إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. تمام تعریف اللہ تعالیٰ کے لیے ہے جس نے علم کے حاصل کرنے کے لیے ہم سب کو جمع کیا. اس سے پہلے جن موضوعات پر ہمارے کورس ہوئے ہیں انہی کورسوں کے بعد اسی سلسلے میں ایک اہم ترین سلسلہ جو آج سے ہم شروع کرنے والے ہیں وہ علم، عمل اور دعوت سے متعلق. علم کی دین میں کیا اہمیت ہے اور علم کیوں ضروری ہے، اسی طرح سے علم حاصل کرنے والے جو طالب علم ہیں، طلبۃ العلم ہیں، ان کے لیے علم کی راہ میں کیا آداب ہیں، علم حاصل کرتے وقت کن باتوں کو ذہن میں رکھنا چاہیے، کیا کرنا چاہیے کیا نہیں کرنا چاہیے، علم کے کیا تقاضے ہیں، علم کے حاصل کرنے کے لیے کیا شرائط ہیں یا کیا اوصاف ہیں طالب علم کے، اسی طرح سے علم حاصل کرنے کے بعد کیا ذمہ داریاں ایک طالب علم پر لازم ہو جاتی ہیں، جن میں سے ایک دعوت بھی ہے جو علم کا پہنچانا، نشر کرنا، لوگوں میں پھیلانا، لوگوں کو اس کی تعلیم دینا، اور اسی طرح سے برائیوں کو روکنا اور بھلائیوں کی تلقین لوگوں کو کرنا، اور پھر اس دعوت کے عمل میں جو طریقے گفتگو ہے، آداب گفتگو ہیں، یعنی کیسے بات کی جائے، کیسے سمجھایا جائے. عام طور سے دائی بہت سارے دعوت دیتے ہیں لیکن دعوت دینے میں ان کا طریقہ صحیح نہ ہونے کی وجہ سے نقصان ہوتا ہے. اس لیے صحیح عمل کا طریقہ غلط ہو تو نتائج غلط نکلتے ہیں. اسی لیے یہ چار موضوع ہمارے ہیں، جس میں دو موضوع کا تعلق علم سے ہے اور دو کا تعلق دعوت سے ہے. اور چونکہ علم اور دعوت کے درمیان دونوں میں ضروری ہوتا ہے کہ ایک آدمی علم کے ساتھ دعوت کے ساتھ عمل کرے، تو اس میں ضمناً یہ موضوع آ جائے گا. تو اس اعتبار سے ہمارے چار موضوع ہیں جو آج سے ہم شروع کرنے والے ہیں، جن میں پہلا موضوع ہمارے سامنے علم اور اہل علم کی فضیلت ہے. تو علم کا حاصل کرنا اور علم کا پھیلانا اور اسی طرح سے علم پر عمل کرنا، یہ تین بنیادی چیزیں ہیں جن کو ایک انسان اپنے ذہن میں رکھے تو دنیا اور آخرت میں کامیاب ہو سکتا ہے، بلکہ اللہ کی طرف سے ایسے انسان کے لیے جو علم حاصل کرے، اس پر عمل کرے اور اس کی دعوت دے، اس پر اللہ تعالیٰ نے آخرت کی فلاح ذکر کی ہے، اور جو لوگ ایسا نہ کریں ایسے لوگوں کے لیے آخرت میں خسارہ ہے. سورۃ العصر میں اگر ہم چاہیں تو اس کی تفصیل دیکھ سکتے ہیں. آئیے آج سے ہم جو ہمارا پہلا موضوع ہے، علم اور اہل علم کی فضیلت، اس بارے میں جو دلائل ہیں، جو تفاصیل ہیں، اس پر غور کرتے ہیں. قرآن کریم میں اللہ تعالیٰ نے فرمایا، قل هل ننبئکم بالاخسرین اعمالا الذین ضل سعیهم فی الحیاۃ الدنیا وهم یحسبون انہم یحسنون صنعا. اے نبی، آپ کہیے، قل هل ننبئکم بالاخسرین اعمالا، اے نبی آپ کہیے کہ کیا ہم تم کو بتلائیں کہ اعمال کے اعتبار سے سب سے زیادہ گھاٹے اور خسارے میں کون ہیں. الذین ضل سعیهم فی الحیاۃ الدنیا، یہ وہ لوگ ہیں جن کی دنیا کی کوششیں دنیا ہی میں رائے گاں چلی گئیں، برباد ہو گئیں. وہم یحسبون انہم یحسنون صنعا، اور وہ اسی گمان میں، اسی دھوکے میں، اسی بھرم میں پڑے رہے کہ ہم کوئی اچھا کام کر رہے ہیں. انسان کی ناکامی کے دو بنیادی سبب ہیں، ایک غلط معلومات کی اتباع، دوسرے بری خواہشات کی اتباع. ایک انسان اگر اللہ کے ہاں ناکام ہوتا ہے تو بنیادی طور پر اس کی ناکامی، اس کی گمراہی، اس کی بدبختی کے دو اسباب ہوتے ہیں. ایک تو یہ کہ اس کی معلومات غلط ہو، دوسرے یہ کہ وہ اس معلومات کے مطابق عمل نہ کرے جو صحیح معلومات ہے. ایک تو یہ کہ ایک انسان کوئی عمل کرے، کوئی عقیدہ بنائے، اور اس عقیدے اور عمل کی بنیاد صحیح علم پر نہ ہو بلکہ غلط علم پر ہو، تو ظاہر بات ہے اگر علم صحیح نہیں ہوگا تو اس کی غلط علم کی بنیاد پر بنایا ہوا عقیدہ بھی غلط ہوگا، اور اسی طرح سے اگر علم صحیح نہیں ہوگا تو اس غلط علم کی بنیاد پر کیا گیا عمل بھی غلط ہوگا. اس طرح سے اگر دیکھا جائے تو بہت سارے غلط عقائد اور بہت ساری بدعات اور خرافات اور غلط عبادات کی بنیاد غلط علم پر ہوتی ہے. اور اسی طرح سے دوسرا سبب یہ ہے کہ ایک انسان کے پاس صحیح علم ہو، وہ جانتا ہو کہ حق کیا ہے، باطل کیا ہے، وہ جانتا ہو کہ حلال کیا ہے، حرام کیا ہے، اس کو معلوم ہو کہ اللہ کی رضا کس میں ہے اور اللہ کی ناراضگی کس میں ہے، لیکن اس کے باوجود، اس علم کے باوجود وہ شیطان کے بہکاوے میں آ جائے، وہ اپنے نفس کے تابع ہو جائے اور اپنی وقتی خواہش کو پورا کرنے کے لیے آخرت کی ابدی نعمتوں سے اپنے آپ کو محروم کر لے. بہت سارے لوگ جو علم رکھتے ہیں، علم رکھنے کے باوجود وہ عمل نہیں کر پاتے ہیں، اس کی وجہ یہی ہوتی ہے کہ وہ خواہش نفس کے تابع ہو جاتے ہیں. پھر اگر یہ خواہشات انسان پر زیادہ غالب آ جائیں تو پھر اپنے عمل کو بگاڑنے سے آگے بڑھ کر ایک انسان دین کو بھی بگاڑنے والا بن جاتا ہے. وہ دین میں اپنی طرف سے حلال و حرام کی تقسیم کرنے لگتا ہے، وہ لوگوں کو غلط فتوے دینے لگتا ہے، وہ غلط بات کو صحیح ثابت کرنے کے لیے ایڑی چوٹی کا زور لگا دیتا ہے. تو اگر آپ ساری گمراہیوں کو دیکھیں اور اس کو خانوں میں رکھنے کی کوشش کریں، اس کا آپ الگ الگ تقسیم اس کی کرنے کی کوشش کریں، تو خلاصہ اس میں یہی ہوگا کہ بنیادی طور پر گمراہیوں کی، برائیوں کی، ناکامیوں کی دو وجہیں ہیں، ایک غلط معلومات، دوسرے بری خواہشات. اگر ان دونوں چیزوں کی اصلاح آدمی کر لے تو ایسا انسان علم و عمل کے اعتبار سے اور دنیا اور آخرت کے اعتبار سے ایک ایسا انسان بن سکتا ہے جس کے لیے اللہ تعالیٰ کی رضا ہے، جس کے لیے اللہ کی مغفرت ہے، جس کے لیے اللہ کی جنت ہے. ان دو برائیوں کے علاج کے لیے کیا کرنا چاہیے؟ غلط معلومات کا علاج یہ ہے کہ ایک انسان علماء کی صحبت اختیار کرے، دینی دروس میں حاضر ہو، اور اسی طرح سے کتابوں کا مطالعہ کرے، اور جو علم کے وسائل، شرعی وسائل اس کے پاس مہیا ہیں، اس کے پاس موجود ہیں، ان وسائل کا استعمال کرتے ہوئے دین کا علم حاصل کرے. اسی طرح سے علم والے بھی نہ جاننے والوں کو دعوت دیں، ان کو سمجھائیں، ان کی تربیت کریں، ان کو تعلیم دیں. اور دوسرا جو مسئلہ ہے، جو خواہشات نفس کی اتباع کا مسئلہ ہے، اس کا حل یہ ہے کہ ایک انسان اللہ کے دیے ہوئے علم کے تابع ہو کر شریعت کی اتباع کرتے ہوئے اپنے نفس کا تزکیہ کرے، اپنے نفس کو پابند بنانے کی مشق کرے. جیسے ایک جانور کو پابند بنانے کے لیے اس کے اوپر محنت کی جاتی ہے، جیسے ایک بچے کی تربیت کے لیے اس پر مستقل دھیان دے کر اس کو اصول سکھائے جاتے ہیں، اس کو ادب سکھایا جاتا ہے، اس کو سزا بھی دی جاتی ہے، اس کو رغبت دلائی جاتی ہے، اسی طرح سے ایک انسان اپنے نفس کا تزکیہ کرے، اس کو بھلائیوں کی ترغیب دے، برائیوں سے روکے، اور اسی طرح سے برائیوں میں مبتلا ہونے کے بعد اس کو سزا دے، اور اسی طرح سے اپنے نفس کا تزکیہ کرے، اپنے نفس کو پاک کرے. تو خلاصہ کلام یہ کہ علم کا بگاڑ اور عمل کا بگاڑ انسان کی آخرت کے بگاڑ کا سبب ہے. لیکن اگر آپ دیکھیں تو بہت سارے لوگ جو تزکیہ نفس کے میدان میں جاتے ہیں، ان لوگوں کے بھی بگاڑ کا عمل یہ ہوتا ہے، اور ان لوگوں کو شیطان اس طرح سے گمراہ کرتا ہے کہ تزکیہ نفس میں علم غلط ان کے سامنے پیش کرتا ہے، صحیح کو غلط اور غلط کو صحیح بنا کر پیش کرتا ہے، اور صاف ستھرا علم نہ ہونے کی وجہ سے، اللہ اور اس کے رسول کی طرف سے آیا ہوا علم اختیار نہ کرنے کی وجہ سے یہ لوگ تزکیہ نفس کے لیے بھی وہ اعمال کرتے ہیں جو شریعت میں جائز نہیں ہے۔ اسی لیے آپ دیکھیں گے کہ امت مسلمہ میں ایک بہت بڑا طبقہ جن کو صوفیہ کہا جاتا ہے، صوفی، ان کا مقصد کیا تھا؟ انہوں نے مسئلہ سمجھ لیا تھا لیکن حل نہیں سمجھا، وہ مسئلے کے سمجھنے میں غلطی نہیں کی ہے لیکن حل کے سیکھنے سمجھنے میں انہوں نے غلطی کی ہے، صحیح علم ان کے پاس نہیں ہونے کی وجہ سے صوفیہ کا طبقہ اصلاح نفس کے میدان میں انہوں نے قدم رکھا۔ انہوں نے اس بات کو جانا کہ انسان کے بگاڑ کا اصل مسئلہ اس کا نفس ہے، نفس کو صحیح کر لو، شیطان کا بس اس پہ نہیں چلے گا، تو نفس کو پابند بنانا چاہیے، نفس کی اصلاح کرنا چاہیے۔ تو ٹھیک ہے، نفس کی اصلاح میں وہ لوگ مرض کی تشخیص میں کامیاب ہو گئے لیکن علاج، علاج ان کی سمجھ میں نہیں آیا، شیطان نے علاج کے سمجھنے میں ان کو گمراہ کر دیا۔ انہوں نے اصلاح باطن کے نام پر، تزکیہ نفس کے نام پر ایسے ایسے طریقے ایجاد کیے جو شرک اور بدعات تک ان کو لے کے چلے گئے۔ کیوں ایسا ہوا؟ صحیح علم ان کے پاس نہیں تھا، انہوں نے اپنے حل کو کتاب و سنت کا پابند نہیں بنایا، ان کے پاس قرآن و سنت کا علم نہیں تھا۔ پھر یا تو مطلقاً ان کے پاس نہیں تھا، آزاد ہو گئے، یا پھر انہوں نے اپنی عقل کو قرآن و سنت کی تعلیمات اور نصوص پر ترجیح دی، یعنی انہوں نے یا تو صحیح چیز جانی ہی نہیں کہ کیا حل ہے، قرآن و سنت میں کیا سکھایا گیا ہے، یا پھر انہوں نے قرآن و سنت کو دیکھا لیکن سمجھا اپنی عقل سے، سلف کا طریقہ اختیار نہیں کیا۔ اسی لیے آپ دیکھیں گے کہ آج اصلاح باطن کے نام پر، تزکیہ نفس کے نام پر، نفس کی اصلاح کے نام پر جو بھی صوفیت پائی جاتی ہے اس کا اکثر حصہ، معظم حصہ خرافات پر اور شرکیات پر اور اسی طرح سے بدعات پر مبنی ہے، اس میں سب شرکیات پائی جاتی ہیں۔ اس لیے آپ درگاہ وغیرہ کو دیکھیں، قوالیاں دیکھیں، اسی طرح سے آپ وہ ساری چیزیں دیکھیں گے جو اسلام میں نہیں ہیں، جو اسلام کے نام پر آج چل رہی ہیں، اور یہ صوفیہ کی جماعت ہے جس کی وجہ سے اسلام کو بہت بڑا نقصان پہنچا ہے اور اسلام کی تصویر عالمی سطح پر بہت زیادہ بگڑی ہے۔ خلاصہ کلام یہ کہ انسان کے بگاڑ کے دو سبب ہیں، ایک علم کی خرابی، دوسرے اتباع نفس۔ ان دونوں کا علاج جس انسان نے صحیح طور سے کیا، یہ دونوں چیزیں، دونوں مسئلے جس نے حل کر لیے، اس نے اپنے آپ کو جنت کا حقدار بنا لیا۔ ایسا انسان اللہ کے نزدیک نیک، صالح اور جنت کا حقدار ہے۔ یہی وجہ ہے کہ ہمارے یہ جو موضوع ہیں، جو چار ٹاپکس ہیں، یہ اپنی ذات کی اصلاح کے لیے پہلا حل صحیح علم، اس کی اہمیت، نمبر دو اس پر عمل، اس لیے کہ صرف علم نجات نہیں دے گا، علم سبب ہے اور علم ذریعہ ہے عمل کی اصلاح کا، تو دوسری چیز عمل، عمل صالح، عمل پر کیسے جمے، اور تیسری چیز کہ ایک انسان اپنی ذات تک محدود نہ رہے، اگر وہ صحیح ہو، اس کے پاس علم ہو، تو اس پر ذمہ داریاں آتی ہیں دوسروں کی اصلاح کی۔ اسی طرح سے ایک انسان صحیح عمل کر رہا ہے لیکن وہ کسی جزیرے پر نہیں جیتا ہے، وہ لوگوں کے بیچ میں، سماج کے بیچ میں جیتا ہے، تو جب سماج کے بیچ میں وہ ہے تو اس کے اثرات سماج پر پڑیں گے اور سماج کے اثرات اس پر پڑیں گے۔ تو یقینی چیز ہے کہ روزانہ جن لوگوں سے وہ ملتا ہے ان کے اثرات بھی اس پر پڑیں گے، یا تو یہ ان کی اصلاح کی کوشش میں لگا رہے گا یا لوگ اپنے غلط اثرات اس پر ڈالتے رہیں گے۔ اس لیے ایک انسان کو چاہیے کہ وہ دوسروں کی اصلاح کی کوشش کرے تاکہ دوسروں کے اثرات اس پر نہ آئیں، دو میں سے کسی کا اثر دوسرے پر پڑے گا۔ تو تیسری چیز دعوت ہے کہ ایک سماج کی اصلاح میں آدمی مشغول ہو تاکہ سماج کے غلط اثرات ختم ہو اور ایسا نہ ہو کہ یہ یا اس کی اگلی نسل بگاڑ اور گمراہی میں چلی جائے۔ تو تین باتیں ہیں جو ہم کو اس کورس میں سیکھنی ہیں، جن کی اہمیت کو سمجھنا ہے اور جن کے آداب کو بھی سیکھنا ہے، وہ کیا ہیں؟ علم، صحیح علم، قرآن و سنت کا علم، نمبر دو عمل صالح، عمل پر جمنا، علم کے مطابق عمل کرنا، نمبر تین جو علم سیکھا ہے اور جس عمل کی خود کوشش کر رہے ہیں اس علم کی اور عمل کی دوسروں کو بھی دعوت دینا اور دوسروں کی اصلاح کی کوشش کرنا اگر ان میں کوئی برائی اور خرابی پائی جاتی ہے تو. تو بہرحال یہ ہمارے یعنی موضوع کا خلاصہ ہے، یہ پورے کورس کا خلاصہ ہے. آئیے ہم دیکھتے ہیں کہ یہ جو علم ہے جس کے بارے میں نے ذکر کیا کہ انسان کے بگاڑ میں سب سے پہلا سبب اور سب سے بڑا سبب اس کے علم کی خرابی ہے. اس لیے کہ آپ دیکھیں ایک آدمی جو کچھ کرتا ہے اس میں ایک انسان اپنے لیے کسی چیز کو صحیح سمجھتا ہے، کسی کو غلط. ایک آدمی تجارت کر رہا ہے، اس کو لگ رہا ہے تجارت میں فائدہ ہے اس لیے وہ تجارت کر رہا ہے. کوئی آدمی ڈاکٹر بنا ہے، کوئی آدمی انجینئر بنا ہے، کوئی آدمی کوئی چیز کھاتا ہے، کوئی آدمی ڈائٹنگ کرتا ہے، کوئی آدمی کسی قسم کے کپڑے پہنتا ہے، کوئی آدمی کسی قسم کا گھر پسند کرتا ہے. تو آدمی کی پسند ناپسند ہوتی ہے، یہ پسند اور ناپسند اور یہ کوششیں اس کی علم کے تابع ہوتی ہیں. عام طور سے وہ کسی چیز کو اچھا سمجھتا ہے تبھی اس چیز کو آدمی حاصل کرنے کی کوشش کرتا ہے. تو اخیراً ایک انسان کا مدار جو ہوتا ہے اس کی زندگی کا اس کی سوچ پر ہوتا ہے. اس لیے اگر سوچ صحیح ہو تو آدمی کی زندگی صحیح ہوتی ہے، اور اگر سوچ صحیح نہ ہو تو اس کی زندگی غلط ہوتی ہے. سوچ کو صحیح کرنے کے لیے سب سے بڑا ذریعہ اور سب سے بڑی دوائی جس کو آپ کہہ سکتے ہیں وہ صحیح علم ہے. کیونکہ انسان کا علم اگر صحیح ہو اس کی سوچ صحیح ہوتی ہے، انسان کا علم اگر غلط ہو اس کی سوچ غلط ہوتی ہے. آپ دیکھیں جو بچہ ایسے ماحول میں پلا ہو جہاں پر چوری کر کے یا کسی سے کوئی چیز چھین کے اس کو حاصل کرنا اچھا سمجھا جاتا ہے، اس کی سوچ یہی بنے گی کیونکہ اس نے اپنے ماحول میں یہی دیکھا ہے، اس کو یہی دکھائی دیا کہ یہی صحیح ہے کہ جو آدمی کچھ چھین لے کسی سے، دھوکہ دے دے کسی کو، تو ایسا انسان کامیاب ہوتا ہے. اس کی معلومات بچپن سے وہی بنی ہے، تو ظاہر بات ہے آگے زندگی میں وہ انسان اسی طرح سے لوگوں کو دھوکہ دے گا، لوگوں سے چھینے گا، لوگوں پر ظلم کرے گا. اور جس بچے کی تربیت اس کی معلومات کا حصہ یہ ہے بچپن سے کہ نہیں ہم کو چوری نہیں کرنا ہے، ہم کو جھوٹ نہیں بولنا ہے، ہم کو دھوکہ نہیں دینا ہے، تو اس کی سوچ میں یہی باتیں بس جاتی ہیں. وہ بچہ اپنی سوچ میں سے ان چیزوں کو نکال نہیں پاتا ہے کیونکہ اس کی معلومات کا بنیادی حصہ یہی چیزیں ہیں. اس لیے ہم اگر صحیح علم حاصل کریں، اس میں غور و فکر کریں اور اس علم کو اپنے ایمان میں جگہ دیں، اس علم پر ہم یقین رکھیں، اپنے ایمان کا مدار اس علم پر رکھیں، ہماری سوچ اور ہماری زندگی صحیح ہو سکتی ہے. علم بہت اہم چیز ہے. اس اہمیت ہی کا ایک اظہار ہے اور اس کی دلیل ہے کہ اللہ تعالیٰ نے محمد عربی صلی اللہ علیہ وسلم پر جب قرآن جو کہ سارے علوم کا اصل ہے، سارے علوم کا کی اصل کتاب ہے اور رأس العلم جس کو کہا جا سکتا ہے، اصل العلم جس کو کہا جا سکتا ہے، تو یہ کتاب قرآن یاسین والقرآن الحکیم حکمت والی کتاب جب اللہ نے نازل کی تو اس کتاب میں اللہ تعالیٰ نے سب سے پہلی وحی جو نازل کی اس وحی کا تعلق علم سے تھا. تو علم کی فضیلت میں آپ سب سے پہلی چیز یاد رکھیں کہ اللہ تعالیٰ نے قرآن کریم میں محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر سب سے پہلی وحی جو نازل کی وہ علم سے متعلق تھی. آئیے دیکھتے ہیں وہ کیا آیتیں ہیں جس میں اللہ تعالیٰ نے علم کی اہمیت کو سمجھایا ہے. اللہ تعالیٰ نے سورہ العلق میں آیت نمبر 1 سے 5 تک یہ بات بیان کی ہے. اللہ تعالیٰ فرماتا ہے اقرأ بسم ربک الذی خلق خلق الانسان من علق اقرأ وربک الاکرم الذی علم بالقلم علم الانسان ما لم يعلم. یہ وہ پانچ پہلی آیتیں ہیں جو قرآن کریم کا حصہ ہیں، اور سب سے پہلے اللہ تعالیٰ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو نبوت کے بعد یہ پیغام دیا. اس سے علم کی اہمیت واضح ہوتی ہے، ثابت ہوتی ہے. آئیے دیکھتے ہیں کہ یہ کیا آیتیں ہیں. اس کی تفسیر کے لیے مستقلاً وقت درکار ہے، لیکن پھر بھی میں اختصاراً کوشش کروں گا इसलिए कि बहुत अहम आयतें हैं और न सिर्फ इसमें इल्म बल्कि इसके साथ बहुत सारी बुनियादी बातें शामिल हैं। अल्लाह ताला ने फरमाया इकरा, पढ़, बिस्म रब्बिक, अपने रब के नाम से, अल्लज़ी खलक, जिसने पैदा किया, खलक अल इंसान मिन अलक, इंसान को पैदा किया अलक से। अलक वो जमा हुआ खून है जो औरत के रहम में हमल के ठहरने की बिल्कुल इब्तदाई हालत होती है। इकरा वरब्बुकल अकरम, पढ़, और तेरा रब बड़ा करीम है। अल्लज़ी अल्लमा बिल कलम, वो जिसने कलम के जरिए तालीम दी, अल्लम अल इंसान मा लम यालम, इंसान को वो सब सिखाया जो वो बिल्कुल नहीं जानता था। ये पांच आयतें हैं, अगर आप इसमें गौर करें तो आपको दिखाई देगा कि यहां पर आयात में इल्म से मुतालिक कई अल्फाज हैं। नंबर एक, इकरा, पढ़, पढ़ना, ये लफ्ज इल्म से ताल्लुक रखता है। नंबर दो, अल्लमा, अल्लमा के माने हैं सिखाना, तालीम देना, ये इल्म के फैलाने का सबब है। तीसरा लफ्ज अल कलम, कलम इल्म के बाद के लिए बाकी रखने का जरिया है, हिफाजत इल्म का जरिया है। इसी तरह से नशर इल्म का, इल्म के फैलाने का जरिया है, दावत का जरिया है। इसी तरह से मालम यालम, इंसान की असल वो नहीं जानता है, इसको अल्लाह ताला ने यहां पर जिक्र किया। मालूम हुआ कि इंसान पैदाइशी नहीं जानता है तो जाहिर बात इंसान को सीखना पड़ेगा, तब जाके वो इल्म हासिल करेगा। तो यहां पर अल्लाह ताला ने इन पांच आयतों में इल्म से मुतालिक कई बातें बयान की हैं। आइए हम इसकी तफसील देखते हैं। अल्लाह ताला फरमाता है इक़रा बिस्म रब्बिकल लज़ी खलक, ए नबी, अल्लाह ने कहा पढ़ अपने रब के नाम से जिसने पैदा किया। यहां पर अल्लाह ताला ने क्या पैदा किया इसको बयान नहीं किया, इसीलिए उलमा ने कहा कि अल्लाह ताला ने यहां पर चूंकि मुतलक छोड़ दिया, किसी मखलूक का नाम नहीं लिया, तो इससे मुराद तमाम वो चीजें हैं जिनको अल्लाह ने पैदा किया है। इकरा, पढ़ अपने रब के नाम से जो खालिक है, जिसने सब चीजों को पैदा किया है, सारी चीजें अल्लाह की पैदा की हुई है। यहां पर इकरा का हुक्म उलमा ने कहा एक तो पढ़ने के एतबार से है, दूसरे इस एतबार से भी है कि अल्लाह ताला ने आपको नबी बनाया था, आपको अल्लाह ताला ने रसूल बनाया था, आपको अल्लाह ताला ने जिम्मेदारी थी दी थी कि आप अपनी इबादात में कुरान को पढ़ें और इसी तरह से आप अपनी दावत में भी कुरान को पढ़ें, आप तबलीग के तौर पर भी कुरान को पढ़ें। तो यहां पर इकरा बिस्म रब्बिक, अपने रब के नाम से पढ़, यानी अपने रब के नाम से तबर्रुक हासिल करते हुए, अपने रब से मदद लेते हुए, क्योंकि अपने रब के नाम से जब पढ़ेगा तो बरकत होगी। बिस्मिल्लाहिर्रहमानिर्रहीम जो हम पढ़ते हैं, और इसी तरह से अल्लाह की से मदद मांगते हुए जब हम पढ़ते हैं तो यही यहां पर मुराद है। दूसरी बात उलमा ने यह भी कही कि यहां पर आप अपनी तरफ से नहीं कह रहे बिस्म रब्बिक, अपने रब की तरफ से कह रहे हैं कि आप पैगंबर हैं, आप अल्लाह की तरफ से पैगाम पहुंचाने वाले हैं। आप जो पढ़ रहे हैं वो आपके अपने दिल की बातें नहीं है, बल्कि आप अल्लाह की तरफ से मुबल्लिग हैं, आप अल्लाह की तरफ से रसूल हैं। इकरा बिस्म रब्बिकल लज़ी खलक, खलक अल इंसान मिन अलक। यहां पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को बतलाया गया कि तमाम मखलूकात का खालिक एक अल्लाह ताला है और इंसान का भी खालिक अल्लाह ताला है। लेकिन यहां पर आगे अमूम से खसूस की तरफ अल्लाह ताला ने यानी ये तब्दीली है, मुगायरा तगैयुर है इसमें आयात में, कि एक तो पहले कहा गया कि सारी मखलूकात को पैदा करने वाला अल्लाह है, जाहिर बात है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक ऐसे की तरफ से मुबल्लिग हैं कि सारी मखलूकात अपने वजूद में उसकी मोहताज हैं, तो इसमें आप सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली भी है और मखलूकात को, बंदों को, इंसानों को बताया जा रहा है कि पैगाम उस जात की तरफ से है जो सारी मखलूकात का रब है। खलक अल इंसान मिन अलक, वो अल्लाह, वो महबूद, वो रब जिसने इंसान को पैदा किया अलक से। अलक जब औरत के पेट में रहम ठहर जाता है तो एकदम पहली हालत जो होती है उस जिसमें वो बच्चा जो पेट में होता है बस एक जमे हुए खून से ज्यादा नहीं होता है, वो जमा हुआ खून होता है, उसको अलग कहते हैं। अभी उसका जिस्म बना नहीं है, अभी उसकी आंखें नहीं बनी, उसके हाथ पांव नहीं बने, बस वो एक जमा हुआ खून पेट में पड़ा हुआ है औरत के हमल में, बस जमा हुआ खून है। ये अधूरी शक्ल होती है वजूद। यहां पर अल्लाह ताला ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इस बात की तस्कीन दी, आपको बताया गया खलकल इंसान मिन अलक, कि अल्लाह ताला वो है जिसने इंसान को एक अधूरे वजूद से कामिल वजूद में तब्दील कर दिया। इंसान नहीं था कुछ भी, अल्लाह ताला ने उसको वजूद दिया और नक से कमाल की तरफ ले गया, कमी से कमाल की तरफ ले गया। तो अल्लाह ताला ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को यहां पर तस्कीन दी कि ए नबी, अगरचा आप कह रहे हो मा अना बिकारे, मैं पढ़ा लिखा नहीं हूं, मैं पढ़ा हुआ नहीं हूं, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम वाकई उम्मी थे, आप पढ़ना लिखना नहीं जानते थे, लेकिन अल्लाह ताला ने बतलाया कि वो जात जो इंसान को अलग से, जो कि ऐसी शक्ल है कि जिसका कोई ढांचा नहीं होता है, अल्लाह ताला ने उस अलग से इंसान को तरबियत देते 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 एक ऐसा वजूद दिया कि जो हाथ पांव आंख नाक कान दिल और इस तरह से पूरे जिस्म और ढांचे वाला है, जिसको अल्लाह ताला ने बोलने की सलाहियत दी, सुनने की सलाहियत दी, देखने की सलाहियत दी, सोचने की सलाहियत दी, तो वो अल्लाह जो एक अलका को एक मुकम्मल इंसान में तब्दील कर सकता है, वो कमाल देने वाला है। आप ये ना देखें कि मैं पढ़ना नहीं जानता, वो अल्लाह ताला आपको इल्म देगा और आपको एक के बाद एक मर्तबा आगे बढ़ाते बढ़ाते कामिल इल्म वाला बना देगा। आप मखलूक के एतबार से आप लोगों के मुकाबले में सबसे ज्यादा जानने वाले हो जाओगे। तो यहां पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जो कह रहे थे, जब ये आयत नाजिल हुई और जिब्रील ने कहा कि पढ़, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम जवाब में कह रहे थे मा अना बिकारे, मैं पढ़ा लिखा नहीं हूं, मैं पढ़ा हुआ नहीं हूं, मुझको पढ़ना नहीं आता है। तो अल्लाह ताला ने इन आयात में तस्कीन दी और दूसरों को भी बतला दिया कि अगर चाहे नबी उम्मी हैं, लेकिन अल्लाह ताला वो जात है जो एक अलका को भी कामिल इंसान बनाता है। तो फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का पढ़ा लिखा न होना आपकी नबूवत में कोई ऐब पैदा नहीं करता है। अल्लाह ताला ने यहां पर फरमाया इक्रा व रब्बुकल अकरम, पढ़ और तेरा रब बड़ा करीम है। यहां पर बताया गया कि अल्लाह ताला क्यों ऐसा करेगा, क्यों अल्लाह ने मखलूकात को पैदा किया, क्यों अल्लाह ताला मखलूकात को अदम से वजूद और नक्स से कमाल की तरफ ले जाता है। नहीं था पैदा किया और कमजोर हालत में था, फिर उसको मजबूत हालत में कमाल की तरफ ले गया, क्यों करता है? क्या मखलूक से उसने कुछ लिया है, मखलूक का उससे कुछ आना है? नहीं। इक्रा व रब्बुकल अकरम, तेरा रब बड़ा करीम है, वो सखी है, वो देता है, अपनी तरफ से देता है। क्यों नबी की तरबियत अल्लाह करेगा, क्यों अल्लाह ने हिदायत भेजी, क्यों अल्लाह ने कुरान दिया? इसलिए कि अल्लाह ताला सखी है, अल्लाह ताला मखलूकात को अपनी तरफ से अता करता है, चाहे वो इंसान की हाजात हो या चाहे वो अल्लाह की तरफ से हिदायत हो। जो कुछ अल्लाह ताला देता है अपनी तरफ से देता है, अल्लाह पर इंसान का कोई मुतालबा हक या एहसान नहीं है, नऊज़ बिल्लाह, बल्कि अल्लाह ही का एहसान मखलूक पर है। इक्रा व रब्बुकल अकरम अल्लज़ी अल्लम बिल कलम, वो ज़ात जिसने इंसान को और बंदों को कलम के जरिए तालीम दी। यहां पर उलमा ने कहा कि इसमें कलम की फजीलत है, इससे मुराद वो कलम है जिसके जरिए से इल्म नकल होता रहा है, चाहे वो अल्लाह से फरिश्तों तक हो कि जिसको तकदीर वगैरह में नकल किया जाता है, अल्लाह के फैसलों को, हुक्मों को, जो कि हुक्म कौनी है, जो कि कदा व कदर से मुतालिक है, या वो इल्म है जो अल्लाह ताला बंदों के लिए बंदों को देता है, जो नबियों वाला इल्म है, जो कि अंबिया अपनी जो अल्लाह की तरफ से वही आती है उसको लिखकर महफूज करते हैं। तो ये जो भी इल्म है, चाहे वो लौह महफूज का इल्म हो जो कि अल्लाह ही का इल्म है, और या फिर शरई इल्म हो जो कि नबियों को दिया जाता है, इस इल्म के एक नस्ल से दूसरी नस्ल में मुंतकिल करने और उसको महफूज रखने का जरिया हर जमाने में कलम रहा है। तो अल्लाह ताला ने फरमाया अल्लज़ी अल्लम बिल कलम, कि जिसने कलम के जरिए इंसान को तालीम दी, इंसान को लिखना सिखाया और इंसान को इल्म के महफूज रखने का तरीका बताया, इंसान को अल्फाज की और लिखने की और किताबत की तालीम दी, कलम का उसको इस्तेमाल सिखाया, علم کی حفاظت اس کو سکھائی. الذی علم بالقلم, اللہ تعالیٰ نے یہاں پر بتلایا کہ اللہ نے علم قلم کے ذریعے سے سکھایا, لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کو بتلایا گیا کہ وہ ذات جو قلم کے ذریعے سے تعلیم دیتی ہے, آپ بغیر قلم کے بھی آپ کو اللہ تعالیٰ تعلیم دے سکتا ہے. اللہ جو چاہے ذریعہ استعمال کرے, اللہ جو چاہے ذریعہ استعمال کرے. اللہ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو قلم کے بغیر تعلیم دی, یعنی اللہ تعالیٰ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو لکھنا نہیں سکھایا, لیکن آپ کو اپنی طرف سے اللہ تعالیٰ نے علم دیا تاکہ یہود اور نصارہ آپ پر یہ الزام لگانے میں کامیاب نہ ہوں کہ آپ نے تورات اور انجیل سے کاپی کی ہے, آپ نے تورات اور انجیل سے نقل کر کے لوگوں کو علم دیا ہے. تو اللہ نے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو امی پیدا کیا, اور یہ ایک اللہ کی طرف سے ایک انسانیت کے لیے سوال تھا کہ جو انسان خود امی ہیں, پڑھنا لکھنا نہیں جانتے ہیں, وہ ساری باتیں جو انسانیت سے چھپی ہوئی تھیں, چاہے وہ پچھلی کتاب میں ہوں یا آئندہ زمانے میں آنے والی ہوں, اللہ کے یہ بندہ, اللہ کے یہ نبی کیسے انسانوں کو ساری باتیں بتا سکتے ہیں؟ یہ سوال اللہ نے کھڑا کر دیا تاکہ جو انسان ہدایت کا طالب ہو, جو سچائی کو آنکھ کھلا رکھ کے دیکھ سکتا ہے, وہ انسان اللہ کے نبی صلی اللہ علیہ وسلم کی نبوت کو بغیر پردے کے دیکھ لے, وہ سمجھ لے کہ ہاں یہ واقعی اللہ کے نبی ہیں. تو یہاں پر اللہ نے فرمایا الذی علم بالقلم, علم الانسان ما لم يعلم, انسان کو وہ سکھایا جو وہ نہیں جانتا تھا. اس میں نہ صرف شریعت بلکہ انسان کی ساری ترقیاں ہیں. آج آپ دیکھیں انسان کو اللہ نے ایسا پیدا کیا ہے کہ وہ اپنے ماحول سے سیکھتا ہے, وہ سوچتا ہے, غور و فکر کرتا ہے, اللہ کی طرف سے مسلسل وہ رہبری میں ہوتا ہے. اللہ تعالیٰ نے انسان کو کیا کچھ نہیں سکھایا, ناؤ بنانا اس نے سکھایا, لکھنا پڑھنا اس نے سکھایا, اس نے اس کو کپڑے سینا سکھایا, اس نے گھر بنانا اس کو سکھایا, اس نے بہت ساری چیزیں انسان کو سکھائی. اسی طرح سے انسان کو دین سکھایا, عقیدہ سکھایا نبیوں کے ذریعے سے, عبادت کا طریقہ سکھایا, اسی طرح سے اخلاق اس کو سکھائے, اس کو کھانے پینے کے, پیشاب پاخانے کے, سونے جاگنے کے آداب اس کو سکھائے, اس کو حلال و حرام کی تقسیم سمجھائی, اس کو نفع نقصان سمجھایا, اس کو بیماری اور علاج اس کو سکھایا. اللہ تعالیٰ نے انسان کو بہت کچھ سکھایا, انسان نہیں جانتا تھا. آپ دیکھیں ایک بچہ پیدا ہوتا ہے, اس کو نہیں معلوم ہوتا ہے کیا صحیح کیا غلط ہے, کیا اچھا ہے کیا برا ہے. وہ آگ میں ہاتھ ڈال دیتا ہے, وہ کیڑے اٹھا کے منہ میں ڈال لیتا ہے, اس کو نہیں معلوم اس کا نفع کس میں ہے, نقصان کس میں ہے. وہ دوائی سے بھاگتا ہے, وہ کھانے سے بھاگتا ہے. تو بچے کو اپنا نفع نقصان نہیں معلوم ہے. انسان کو اللہ نے یہ تعلیم دی, جب اس کو سمجھ آتی ہے, اس کو سمجھ میں آتا ہے کہ یہ اچھا ہے یہ برا ہے. اللہ تعالیٰ نے آدم علیہ السلام کو سکھایا, ان کو چیزوں کے نام سکھائے, ان کو چیزیں بنانا سکھائی, ان کو نفع نقصان کا فرق بتلایا, جنت میں بھی بتایا, جنت سے اتارنے کے بعد بھی بتایا, ان کو دین سکھایا, عقیدہ سکھایا, اعمال سکھایا, عبادات سکھایا. تو بہرحال اللہ تعالیٰ کی رہبری انسان کے ساتھ ہمیشہ رہی ہے, چاہے وہ اس کی جبلت کی صورت میں ہو یا شریعت کی صورت میں ہو. اللہ تعالیٰ نے, اب بتائیے ایک بچہ ہے, چھوٹا بچہ ہے, اس کو کیسے معلوم ہوتا ہے کہ اس کو یعنی بھوک لگی ہے, وہ بھوک لگتی تو روتا ہے, اور دودھ پینا اس کو کس نے سکھایا, مچھلیوں کو تیرنا کس نے سکھایا, کچھوے کے بچے پیدا ہوتے ہیں پانی کی طرف فوراً بھاگنے لگتے ہیں, کون سکھاتا ہے ان کو کہ یہیں پانی میں بھاگنا ہے تم کو, تمہاری جگہ یہ ہے, کون سکھاتا ہے؟ کچھوا زمین پر بچے دے رہا ہے, اور وہ بچے اس کے نکلنے کے بعد میں وہ بچے سیدھا پانی کی طرف بھاگتے ہیں, کون ہے؟ چڑیا کے بچے ہیں, کون ان کو سکھاتا ہے کہ ماں کی چونچ سے وہ اپنی غذا حاصل کریں, کون سکھاتا ہے؟ پرندوں کو گھونسلہ بنانا کون سکھاتا ہے؟ اللہ تعالیٰ نے ساری مخلوقات کو تعلیم دی ہے, لیکن انسان کو اللہ نے فضیلت دی دوسری مخلوقات کے مقابلے میں, کہ اللہ تعالیٰ نے اپنی وحی کا علم, اپنی شریعت کا علم, اللہ تعالیٰ نے اپنی مرضیات کا علم, اپنی پسند و ناپسند کا علم انسان کو دیا ہے. یہ انسان کا شرف بھی ہے اور اس کی ذمہ داری بھی ہے. تو یہ علم انسان کو قیمتی بناتا ہے, اور اس علم سے محرومی انسان کو انسان کے درجے سے گرا کر جانور بلکہ اس سے بھی برے درجے پر پہنچا دیتی ہے, کیونکہ جانور بھی اللہ تعالیٰ کی دیوی ہدایت کے تابع رہتے ہیں. بکری برابر گھاس کھاتی ہے, شہد کی مکھی برابر شہد بناتی ہے, جاندار بھی انسان کے علاوہ اللہ کی مرضیات کو پورا کرتے ہیں. لیکن انسان جب اس علم سے محروم ہو جاتا ہے اور اس علم کی بجائے اپنی خواہشات کی تباہ کرنے لگتا ہے, تو ایسا انسان اللہ کی نگاہ سے گر جاتا ہے اور جانوروں سے بھی بدتر ہو جاتا ہے۔ تو یہ جو آیات ہیں ان میں اگر آپ غور کریں اور تفاسیر کا مطالعہ کریں تو ان آیات میں بہت ہی اہم باتیں بیان کی گئی ہیں، اور یہ بالکل علماء نے کہا کہ بالکل موضوع ہے، بالکل مناسب موضوع یہ یہاں پر ہے کہ اللہ نے ان پانچ آیتوں میں انسان کو علم، دعوت، اللہ کے اس پر احسان، اللہ کے اس کو علم دینے، اور اسی طرح سے انسان کے جہل کے ساتھ پیدا ہونے، کچھ نہیں جانتا تھا، اور انسان کے پیدائش کے ابتدائی مرحلے سے اس کو کمال درجے تک پہنچانے میں اشارہ دے دیا کہ وہ اللہ جو تخلیق کے اعتبار سے انسان کو ایک نقص سے، ایک ادھوری شکل سے کامل درجے تک خود پہنچاتا ہے، انسان کا کمال صرف ڈھانچے کے اعتبار سے نہیں ہے کہ بہت ہی کمزور تھا اب صحت مند ہو گیا، علاقہ تھا اب اس کے بعد ایک کامل انسان بن گیا، ڈھانچے اور ڈھانچے میں فرق انسان کا کمال نہیں بتاتا ہے۔ انسان کا کمال، اصل کمال اس کا اخلاقی کمال ہے، اس کے علم و عمل کا کمال ہے، جو کہ انسان کا اختیاری اور اس کا کسبی معاملہ ہے، ورنہ اللہ تعالیٰ کسی کو صحت مند پیدا کرتا ہے، کسی کو کمزور۔ تو انسان کا اصل کمال، اس کی نجات، اس کی فلاح، اس کی کامیابی اس میں نہیں ہے کہ وہ کیسے پیدا ہوا ہے، اس کی کامیابی اصل اس میں ہے کہ اس نے کیا سمجھا اور کیا کیا، اصل کمال اس میں ہے۔ تو ظاہر بات ہے کہ جو اللہ انسان کو علقہ سے انسان بناتا ہے، وہی اللہ انسان کو اخلاقی اعتبار سے کمال کے لیے رہبری نہ دے، یہ نہیں ہو سکتا ہے۔ اللہ نے انسان کے اخلاقی کمال کے لیے، اس کی سوچ کی اونچائی کے لیے اپنی طرف سے رہبری دی ہے، اور اسی کا نام قرآن ہے، اسی کا نام سنہ ہے، اسی کو وحی کہا جائے گا۔ تو یہاں پر بتایا گیا کہ الذی خلق الانسان من علق اقرأ وربک الاکرم الذی علم بالقلم۔ دیکھیں ان آیات کا ربط ہے کہ جس نے انسان کو علق سے پیدا کیا، پڑھ، وہ کریم ہے، سخی ہے، وہ صرف ڈھانچے کے اعتبار سے رہبری نہیں دیتا ہے، وہ صرف کھانے پینے کی رہبری نہیں دیتا ہے، بلکہ دنیا سے بڑھ کے آخرت، ابدی زندگی، کبھی نہیں ختم ہونے والی زندگی، جو جنت کی زندگی ہے، وہ دنیا میں کھانا پینا تجھ کو دے دے، دنیا میں کھانے پینے کے حاصل کرنے کا طریقہ سکھا دے، لیکن آخرت کی نعمتوں کے حصول کا ذریعہ نہ دکھائے، نہ سکھائے، نہ عطا کرے، ہو نہیں سکتا ہے۔ تو اس کے لیے بھی اللہ تعالیٰ نے انسان کو رہبری دی، راستہ بتایا، تاکہ انسان اپنی جسمانی اور اپنی روحانی دونوں حیثیتوں سے اپنے آپ کو کامل کر سکے۔ یہ اختصار ہے ان آیات کا، جس کو سمجھنا ضروری ہے۔ اور اس میں جو اصل نقطہ ہمارا ہے وہ یہ کہ علم کی اہمیت کے لیے یہی بات کافی ہے کہ اللہ تعالیٰ نے جب پہلی وحی نازل کی تو اس میں حصول علم، حفاظت علم، اشاعت علم، ان تمام چیزوں کا ذکر کیا ہے۔ یعنی اللہ تعالیٰ نے بتلایا انسان نہیں جانتا تھا، اللہ نے اس کو سکھایا، اللہ نے بتلایا یہاں پر کہ یعنی قلم کے ذریعے سے تعلیم دی، اسی طرح سے اللہ نے یہاں پر پڑھنے کا ذکر کیا۔ تو انسان کا سیکھنا، انسان کا حفاظت علم کرنا، علم کی حفاظت کرنا اور علم کی اشاعت کرنا، تو ان ساری چیزوں کو اللہ تعالیٰ نے یہاں پر ذکر کیا ہے۔ تو بہرحال پہلی وحی علم سے متعلق تھی، یہ علم کی فضیلت کے لیے کافی وافی دلیل ہے۔ اب آئیے آگے بڑھتے ہیں۔ قرآن و سنت میں علم کے اور بھی فضائل آئے ہیں، صرف اتنا ہی نہیں کہ بس اللہ نے پہلی وحی علم کے تعلق سے نازل کی، بلکہ اس کے علاوہ بھی اللہ تعالیٰ نے اور باتیں بیان کی ہیں۔ اگرچہ اس میں جو آیتیں میں نے پڑھی ہیں، اس میں خلاصے کے طور پر آپ دو باتیں یاد رکھیں کہ اقرا، ان آیات میں، پانچ آیتوں میں دو باتیں بیان ہوئی ہیں، ایک تخلیق، دوسرے تعلیم۔ اب یہ اینڈ کا آپ یاد رکھیں، ایک اللہ نے یہاں پر انسان کی تخلیق کا ذکر کیا، دوسرے اللہ نے یہاں پر انسان کی تعلیم کا ذکر کیا۔ یعنی اللہ نے بتایا کہ انسان کو اللہ نے صرف پیدا کر کے چھوڑ نہیں دیا، بلکہ اللہ تعالیٰ نے انسان کو وہ علم دیا جو وہ نہیں جانتا تھا۔ تو یہاں پر دو احسان اللہ کے ذکر ہوئے ہیں، ایک تو یہ کہ انسان کو اللہ نے وجود دیا، پہلا احسان، دوسرا احسان، انسان کو اللہ نے پیدا کر کے چھوڑ نہیں دیا، بلکہ اللہ نے اپنی طرف سے اس کے لیے علم کا، وحی کا، رہبری کا، ہدایت کا انتظام کیا۔ تو یہ دو احسان اللہ کے ہیں، اور اس لیے کہ اللہ تعالیٰ کریم ہے، اللہ اپنی طرف سے دیتا ہے، اللہ نے وجود بھی دیا اور وجود کی بقا کے اسباب دیے اور ابدی وجود اور فلاح کے لیے راستہ بتا دیا علم کے ذریعے سے۔ بہرحال آگے بڑھتے ہیں، علم کے کیا فضائل ہیں؟ نمبر ایک، علم صفت کمال ہے، علم صفت کمال ہے، اور اللہ تعالیٰ کی صفات میں سے ایک صفت علم ہے، یعنی جو چیزیں اللہ کے ساتھ جڑی ہیں وہ عیب والی نہیں ہوتی ہیں۔ اللہ تعالیٰ کے بارے میں ہمارا عقیدہ یہ ہے کہ اللہ کی تمام صفات عیب سے پاک ہیں، اور یہ تمام صفات کمال درجے کی ہیں، اور یہ ساری کی ساری صفات خوبیاں ہیں، برائیاں نہیں ہیں۔ ہم اپنے اللہ کے بارے میں بری بات کا عقیدہ نہیں رکھتے ہیں، ہم یہ جانتے اور مانتے ہیں کہ اللہ تعالیٰ صرف خوبیوں والا ہے۔ تو اللہ کی صفات میں ایک صفت علم بھی ہے، تو ظاہر بات ہے کہ علم ایک صفت، صفت کمال ہے، ایک خوبی ہے، ایک بھلائی ہے، ایک خیر ہے۔ اللہ تعالیٰ نے قرآن کریم میں فرمایا واللہ مولاکم وہو العلیم الحکیم، اللہ تمہارا مولا ہے، تمہارا کارساز ہے، کاموں کا بنانے والا ہے۔ واللہ مولاکم، اللہ تمہارا ولی، کارساز، کاموں کا بنانے والا، تمہاری حفاظت کرنے والا، تمہاری مدد کرنے والا، اللہ تمہارا مولا ہے۔ واللہ مولاکم، یہ ایمان والوں سے کہا جا رہا ہے، واللہ مولاکم وہو العلیم الحکیم، وہو العلیم الحکیم، وہ علم والا ہے، وہ حکمت والا ہے، وہ علم والا ہے، وہ حکمت والا ہے۔ علم اور حکمت میں فرق ہوتا ہے، علم جاننے کا نام ہے، علم جاننے کا نام ہے، اور حکمت اس علم کو صحیح طور سے استعمال کرنے کا نام ہے۔ مثال کے طور پر آپ دیکھیں، ایک انسان ہے، اب اس کے پاس کسی چیز کا علم ہے، جیسے مثلا تعویذ باندھنا غلط ہے، گلے میں تعویذ لٹکانا شرک ہے، اب یہ علم اس کے پاس ہے۔ اب گاؤں سے گھر پہ کوئی مہمان آئے، اب ان کے گلے میں دکھائی دیا کالا تعویذ پڑا ہوا ہے، اب اگر اس علم کو پھینک دیں ان کے اوپر کہ دیکھتے ہی کہا تم مشرک ہو گئے، یہ شرک کر رہے تم لوگ، تو اس نے علم کو صحیح طور سے استعمال نہیں کیا۔ اس کا کام تھا پہلے اس کو بتاتا، دیکھو یہ گلے میں آپ نے کیا لٹکایا ہے، کہ تعویذ ہے، کیوں، یہ حفاظت کے لیے ہے، تو اس کو بتایا جائے، نہیں اللہ تعالیٰ ہے، اللہ حفاظت کرتا ہے، اللہ سے بڑھ کے ہے، اللہ کی مرضی کے خلاف یہ تعویذ کر سکتا ہے، نہیں، اگر اللہ تکلیف دینا چاہے تو یہ تعویذ بچائے گا، نہیں، اگر اللہ راحت دینا چاہے تو یہ تعویذ روک سکتا ہے، نہیں، تو اس کا دخل کیا ہے؟ اللہ تعالیٰ جو چاہے کرتا ہے، دعا اچھی ہے، تعویذ اچھا، اللہ مانگنے سے دے گا کہ نہیں دے گا، دے گا۔ تو اللہ تعالیٰ کی طرف اس طرح سے ایک انسان پھیرے کہ کیا اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس طرح سے کیا تھا، تعویذ لٹکایا تھا، کہے گا نہیں، ہمارے علم میں تو نہیں ہے، صحابہ لٹکاتے تھے، نہیں۔ تو جب اللہ نے نہ حکم دیا، نہ رسول نے اس کو کیا، نہ اللہ کی تقدیر کے خلاف یہ کچھ کر سکتا ہے، تو پھر اس کا فائدہ کیا ہے؟ اور اس کے بارے میں حدیث میں بالعکس بات آئی ہے، حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم تو یہ کہا ہے کہ من علق تمیمۃ فقد اشرک، جس نے تمیمہ لٹکایا اس نے شرک کیا۔ تو کیا یہ صحیح ہے؟ تو سامنے والا سوچنے لگے گا، یہ جو کہہ رہے ہیں یہ ایک کے بعد ایک ترتیب سے بات کر رہے ہیں اور بات سمجھ میں آ رہی ہے۔ تو جانی ہوئی چیز کو صحیح طور سے پیش کرنا، اپنے معاملات میں صحیح فیصلے کرنا، صحیح وقت پہ صحیح بات کرنا اور صحیح وقت پر صحیح قدم اٹھانا، اس کا نام حکمت ہے۔ عربی زبان میں حکمت کے معنی، حکمت کس کو کہتے ہیں؟ وضع الشیء فی موضعہ، چیز کو اس کی اپنی جگہ پر رکھنا۔ حکمت کے کیا معنی ہے؟ چیز اس کی اپنی جگہ پر رکھنا، جو چیز جہاں رکھنے کی وہاں رکھنا، جو چیز جہاں رکھنے کی ہے اس کو وہاں رکھنے کا نام حکمت ہے۔ تو یہاں پر اللہ تعالیٰ نے بتلایا کہ اللہ تعالیٰ علیم ہے، اللہ تعالیٰ الحکیم ہے۔ مثلا بعض اوقات سوال ہوتا ہے کہ پہلا حصہ دیکھیے قرآن میں ربط ہوتا ہے آیات میں الفاظ میں، کوئی لفظ یوں ہی نہیں آ جاتا ہے۔ اللہ نے پہلے کیا فرمایا؟ واللہ مولاکم، واللہ مولاکم، اللہ تمہارا مولا ہے، اللہ تمہارا کارساز ہے، تمہارے کاموں کا بنانے والا ہے، تمہارے مسائل کا حل کرنے والا ہے، تمہاری مدد کرنے والا ہے۔ سوال یہ پیدا ہوتا ہے، کوئی آدمی کہے گا اور آگے کہا جا رہا ہے وہو العلیم، वो जानता है, यानी तुम्हारे मसाइल को जानता है, तुम्हारी हालत को जानता है, तुम्हारे हल को जानता है, सोल्यूशन जानता है। फिर आदमी कहेगा फिर मदद क्यों नहीं किया कल मेरी, तो अल्लाह ताला फरमाता है वह हुवल अलीम अल हकीम, वो हकीम है, वो हिकमत वाला है, वो जानता है कि कब क्या करना है, वो जानता है कि बंदे को कब तकलीफ में डालना है, बंदे को कब शिफा देना है, बंदे की कब मदद करना है। वो देखता है, वो जानता है दुनिया में कौन कौन बुराइयां कर रहा है, कौन जुल्म कर रहा है, कौन कौन गुनाह कर रहा है। सवाल पैदा पकड़ता क्यों नहीं है, वो जानता है तो पकड़ता क्यों नहीं, वो हिकमत वाला है, वो हिकमत वाला है। जालिम को एक वक्त तक के ढील देता है लेकिन सही वक्त पर उसको पकड़ता है। वो जानता है कि दुनिया में क्या हो रहा है, ऐसा नहीं है कि दुनिया में जो कुछ हो रहा है ये अल्लाह को मालूम नहीं इसलिए अल्लाह ताला इसके लिए कुछ नहीं कर रहा, ऐसा नहीं है। क्यों नहीं हो रहा है, क्यों पकड़ नहीं आ रही है, क्यों नेक बंदों की मदद नहीं आ रही है, क्यों इंसान कोशिश करके भी उसको नतायज नहीं आ रहे हैं, अल्लाह को नहीं मालूम? अल्लाह को मालूम है, लेकिन अल्लाह ताला हिकमत वाला है, अल्लाह ताला जानता है कौन सी चीज कब करना चाहिए। अल्लाह के फैसले हिकमत की बुनियाद पर होते हैं। तो आप देखेंगे कि अल्लाह ने बहुत बड़ी बात यहां पर बयान की है जिसमें बहुत सारे मसाइल के लिए एक चाबी हमको मिल जाती है, बहुत सारे सवालात का जवाब इंसान को मिल जाता है। वल्लाहु मौलाकुम वहुवल अलीमुल हकीम, अल्लाह तुम्हारा कामों का बनाने वाला है और अल्लाह ताला इल्म वाला है और हिकमत वाला है। अल्लाह हिकमत वाला है, गहरी समझ को, बारीक जानने को हिकमत कहा जाता है। इब्न अब्बास रजी अल्लाह तआला फरमाते हैं अल अलीम الذي قد كمل في علمه والحكيم الذي قد كمل في حكمه, कि अल्लाह अल अलीम है, वो अपने इल्म में कामिल है। बहुत सारे लोग कुछ जानते हैं, कंप्यूटर का जानने वाला वायरिंग का नहीं जानता है, और बाज़ औक़ात बैलगाड़ी का भी नहीं जानता है, छोटी चीज बाज़ औक़ात आदमी नहीं जानता है। जानने वाला बहुत सारी चीजों को जानता है, बहुत सारी चीजों को नहीं भी जानता है, लेकिन क्या अल्लाह का ऐसा मामला है? नहीं। अल्लाह अलीम है का क्या मतलब है? अल्लाह अलीम है का मतलब अल्लज़ी क़द कमला फी इल्मिही, अल्लाह जो अपने इल्म में कामिल है, कोई चीज उससे छुपी हुई नहीं है, हर चीज को जानता है, न सिर्फ हाल को जानता है बल्कि माजी को और मुस्तकबल दोनों को जानता है। पहले क्या था भी जानता है, भूलता नहीं है, आज क्या हो रहा है सब जानता है, छुपा हुआ कुछ नहीं उससे, कल क्या होने वाला वो सब जानता है, उससे वो चीज मख्फी पोशीदा नहीं है, छुपी हुई नहीं है। तो माजी हाल और मुस्तकबल सब का जानने वाला अल्लाह है, अल्लज़ी क़द कमला फी इल्मिही, अपने इल्म में वो कामिल है। वल हकीम अल्लज़ी क़द कमला फी हुक्मिही, वो अल हकीम है जो अपने अपने हुक्म में कामिल है, हिकमत के एतबार से भी और फैसले के एतबार से भी, हल जानने के एतबार से भी और हल के नाफिज करने के एतबार से भी। अल्लाह ताला का फैसला हमेशा सही होता है, अल्लाह ताला अपने फैसले के एतबार से कामिल है, अल्लाह का फैसला हमेशा सही होता है, अदल पर होता है मबनी, इल्म पर होता है मबनी। और इसी तरह से अल्लाह ताला हर चीज का गहराई के साथ जानने वाला है और हिकमत वाला है, जिसकी हिकमत कामिल है, उसकी हिकमत कामिल है। तो बहरहाल पहली बात ही मालूम हुई इल्म की फजीलत में, कि इल्म अल्लाह ताला की सिफात में से है और अल्लाह की खुसूसी सिफात में से है। बताइए जो मखलूक के मसाइल को न जानता हो उनकी क्या मदद कर सकता है? मखलूक के मसाइल की उसमें उसको हल करने के लिए जरूरी है कि मखलूक के मसाइल को जाने और इसी तरह से हल को जाने। तो अल्लाह ताला जानता है और इसी तरह से अल्लाह ताला कुदरत वाला भी है और हिकमत वाला है, सही वक्त पर अल्लाह ताला सही फैसला करता है। आइए आगे बढ़ते हैं। इल्म की फजीलत के लिए इमाम शाफी का कौल बहुत ही वजाहत के साथ बताता है कि इंसान की फितरत में इल्म की अहमियत है और जहालत से नफरत इंसान की फितरत में मौजूद है। इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कफा बिल इल्म फजीलतन अन यदअहु मन लैसा फीह वयफरहु इज़ा नसिब इलैह وكفى بالجهل شينا ان يتبرا منه من هو فيه ويغضب اذا نسب اليه। حليه الاولياء में امام الشافعي के اقوال में से ये قول ابو نعيم الاصفهاني ने जिक्र किया है। امام الشافعي رحمه الله عليه فرماتے ہیں كفى بالعلم فضيله, علم کی فضیلت کے لیے اتنا ہی کافی ہے اَيَدَّعْيَهُ مَنْ لَيْسَ فِي، کہ جو علم کے میدان میں نہیں ہے وہ بھی علم والا ہونے کا دعویٰ کرتا ہے، جس کو ہم کہہ سکتے ہیں جس کو علم کی ہوا بھی نہیں لگی وہ بتاتا ہے میں بہت علم والا ہوں، بہت جانتا ہوں۔ وَيَفْرَحُ إِذَا نُصِبَ إِلَيْهِ، اور اگر کوئی اس کو کہے کہ آپ تو بڑے جانکار نکلے تو بہت خوش ہوتا ہے، ہاں میں تو جانتا ہوں، تو اس کو خوشی ہوتی ہے اگر کوئی علم والا اس کو کہے، اور ان کو بہت معلوم ہے تو خوش ہوتا ہے، برا نہیں لگتا اس کو، وہ نہیں کہتا یہ کیا کہہ رہے میرا انسلٹ کر دیا تم نے مجھ کو بہت معلوم ہے بول کے۔ ایک آدمی خوش ہوتا ہے کسی کے بارے میں کہا جائے کہ ان کو بہت کچھ معلوم ہے، بہت معلوم ہے ان کو، تو وہ آدمی خوش ہو جاتا ہے۔ وکفا بالجہل شینا، اور جہالت کے عیب والا ہونے کے لیے اتنا ہی کافی ہے کہ ائیں تبر امین ہومن وفی، جو عین جہالت میں غرق ہے وہ بھی جہالت سے اپنا پلہ جھاڑتا ہے، اپنے آپ کو اس سے دور مانتا ہے، وہ جہالت سے اپنے آپ کی برات ظاہر کرتا ہے، وہ بتاتا ہے کہ نہیں نہیں میں جاہل نہیں ہوں، مجھ کو نہیں معلوم ایسا نہیں ہے۔ تو آدمی کا نہیں معلوم کا اعتراف بڑا مشکل ہوتا ہے۔ وہ کفا بل جہلی شعین تبر امین ہومن وفی، کہ جہالت کے برا ہونے کے لیے اتنا ہی کافی ہے کہ جو خود جہالت میں ڈوبا ہوا ہے وہ بھی اپنے جاہل ہونے کا انکار کرتا ہے۔ وَيَغْضَبُ إِذَا نُصِبَ إِلَيْهِ، اور جب اس کی طرف جہالت کو جوڑا جاتا ہے، اس کو جاہل قرار دیا جاتا ہے، تو اس کو غصہ آتا ہے۔ آپ بتائیے کوئی بھی آدمی کھڑا ہو اس کو کہا جائے وہ جاہل صاحب ادھر ادھر، تو آدمی غصہ آئے گا، وہ جاہل بولتا ہے مجھ کو، یعنی اس کی فطرت میں اللہ نے رکھا ہے کہ جاہل برا ہوتا ہے، جاہل اچھا نہیں ہوتا ہے۔ اور اگر کسی سے کہا جائے آپ کو بہت معلومات ہے، بلکہ کسی سے کہا جائے آپ عالم ہیں، اگر وہ نہ بھی ہو تو اس کو بولنے کو تھوڑا سا یہ لگتا ہے کہ میں عالم نہیں ہوں، تھوڑی دیر کا مزہ اٹھا لو۔ تو انسان جو ہے یعنی اپنے آپ کو علم والا ظاہر کرنا اس کو اچھا لگتا ہے، اور لوگ اگر علم والا اس کو کہیں اچھا لگتا ہے، لیکن جاہل وہ اپنے آپ کو جاہل کہنے سے پرہیز کرتا ہے، اور کوئی اگر اس کو جاہل کہے تو برا مانتا ہے۔ بعض اوقات آدمی اپنی جان بچانے کے لیے کہتا ہے، اگر کوئی علمی بات اس کے سامنے دعوت کی پیش کریں، لوگ کہتے ہیں بھائی ہم تو جاہل ہیں، یہ جاہل اپنی جہالت کا اقرار نہیں ہوتا ہے، جان بچانے کے لیے ہوتا ہے، یعنی ہم تمہاری بات سننا نہیں چاہتے، ہم اس میں غور نہیں کرنا چاہتے، ہم بس جاہل ہیں، ہم سے بات مت کرو۔ تو یہ جان بچانے کے لیے بھی بعض اوقات جاہل اپنے آپ کا آدمی بولتا ہے۔ اب ایسے آدمی کو اگر آپ تھوڑی دیر کے بعد کہیں وہ جاہل صاحب ذرا ذرا، تو اس کو غصہ آئے گا، وہ کہے گا کیوں جاہل بولتے مجھ کو، تم کو برا نہیں لگتا ہے، شرم نہیں آتی ہے؟ تم کہے آپ بھی تو بول رہے تھے میں جاہل ہوں، تو اسی لیے میں آپ کو جاہل کہا، تو اس کو غصہ آتا ہے۔ تو انسان اپنے سلسلے میں اپنے آپ کو جاہل قرار دیے جانے کو پسند نہیں کرتا ہے، یہ انسان کی جبلت اس کی فطرت میں، اس میں نیچر میں ہے، اس کی نیچر میں ہے، وہ اپنے آپ کو جاہل یعنی قرار دینا پسند نہیں کرتا ہے۔ بس اتنی دلیل کافی ہے کہ علم اچھا ہے، علم ایک عمدہ چیز ہے، انسان کی نگاہ میں علم ایک اونچی چیز ہے، ایک اچھی چیز ہے، ایک عظمت والی چیز ہے، ایک شرف والی چیز ہے، اور جہالت گری پڑی چیز ہے، اچھی چیز نہیں ہے، جہالت ایک اچھی چیز نہیں ہے۔ تو یہ امام شافعی کے قول سے بھی معلوم ہوتا ہے کہ انسان کی فطرت میں ہے کہ علم اچھا ہے، جہالت بری ہے۔ آگے آئیے، بہت سارے لوگ علم سے اپنے آپ کو بچاتے ہیں، ان کا سبب کیا ہوتا ہے؟ وہ کہتے ہیں بھائی علم علم علم، کتنا علم، ہم بس عمل کریں گے، ہم عبادت کریں گے، اتنا زیادہ علم حاصل کرنے سے تو اچھا ہے، سبحان اللہ الحمدللہ کہو، قرآن کی تلاوت کرو، عبادت کرو۔ تو ایک آدمی اور اکثر لوگ علم کو، علم سے پرہیز کرتے ہیں اس کی مشکل کی وجہ سے، اس کی مشکل کی وجہ سے، کون اتنا سنے، کون اتنا سوچے، کون اتنا یاد کرے، کون اتنا سمجھنے کی کوشش کرے، تو علم کون پڑھے، بعض لوگ کہتے ہیں پڑھنے کے لیے بیٹھیں گے تو نیند آ جاتی ہے، بعض لوگوں کا ایسا ہوتا ہے وہ پڑھ نہیں سکتے ہیں، تو اس طرح سے بہت سارے لوگوں کے لیے علم مشکل ہوتا ہے، تو وہ عبادات میں مصروف ہوتے ہیں اور سمجھتے ہیں، اور بعض اوقات پھر دوسروں کو علم والوں کو بھی برا کہنے لگتے ہیں کہ آپ لوگ علم حاصل کرتے ہیں، ہم لوگ عمل کرتے ہیں، ہم تم سے اچھے ہیں۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا اس بارے میں فیصلہ کیا ہے، علم اور عبادت میں کیا ربط ہے؟ اس میں کوئی شک نہیں ہے کہ عبادت ضروری ہے، لیکن عبادت کی صحت اور عبادت کی اصلاح کے لیے علم ضروری ہے، علم عبادت کی اصلاح کے لیے ضروری ہے، کہ اگر انسان صحیح طریقہ عبادت کا نہیں جانتا ہے، عبادت کا صحیح طریقہ اگر انسان کو نہیں معلوم ہے تو اس کی عبادت فاسد ہو سکتی ہے، اور اسی طرح سے اگر صحیح طریقہ عبادت کا نہیں معلوم ہے تو آدمی اپنے دل سے کچھ بھی کر کے بدعت ایجاد کر سکتا ہے۔ اس لیے عبادت کی لگام علم ہے، इबादत की लगाम इल्म है, उसको सही स्टेयरिंग है, उसका सही इबादत जाएगी उसकी, नहीं तो कहीं भी निकल जाएगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इल्म और इबादत में एक मुवाज़ना कायम किया है। आपने फरमाया फ़ज़लुल इल्म अहब्बु इलैया मिन फ़ज़लिल इबादा, फ़ज़लुल इल्म अहब्बु इलैया मिन फ़ज़लिल इबादा। फ़ज़ल के माना अरबी जबान में ज्यादती के होते हैं, एक्स्ट्रा के होते हैं, जिसको हम नफल का लफ्ज इस्तेमाल कर सकते हैं, जो लाजिम है उससे ज्यादा को नफल कहा जाता है। जैसे हम कहते हैं पांच वक्त की नमाज फर्ज है और उसके अलावा कुछ आदमी अपनी तरफ से पढ़े तो ये नफल है, तो फर्ज के अलावा नफल होता है, इसको ज्यादा कहते हैं, जो कंपलसरी नहीं होता है, लाजिम नहीं होता है। आपने फरमाया फ़ज़लुल इल्म अहब्बु इलैया मिन फ़ज़लिल इबादा, ज़ायद इल्म मेरे नजदीक ज़ायद इबादत से ज्यादा पसंदीदा है, नफल इल्म मेरे नजदीक नफल इबादत से ज्यादा पसंदीदा है। यानी जितना इल्म हासिल करना एक इंसान पर फर्ज है, उस हासिल कर लेने के बाद एक इंसान के पास अब बचा हुआ वक्त है, अब वो इबादत करे इल्म हासिल करे, दोनों में से क्या करे? तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये बताया कि अगर दो में से एक ही चुनना पड़े तो ज्यादा बेहतर क्या है? ज्यादा बेहतर यह है कि फर्ज इल्म हासिल करने के बाद आदमी नफल इल्म की तलब में लगे, ये ज्यादा पसंदीदा चीज है। क्यों? इसलिए कि नफल इबादत एक आदमी कर रहा है। अब आइए देखते हैं कि इसमें क्यों ऐसा, क्या अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये नहीं चाहते कि बंदा इबादत करे? बिला शुबा नफल इबादत करना चाहिए, और खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम नफल इबादत करते थे, रात में तहज्जुद पढ़ते थे, फर्ज नमाजों के साथ सुन्नतें पढ़ते थे, उसके अलावा भी नमाजें पढ़ते थे, तो नफल रोजे आप रखते थे, नफल सदकात आप करते थे, तो नफल अमल नहीं करना ये मतलब नहीं है। मतलब यह है कि दो में से अगर एक ही चुनना पड़े तो दो में से क्या ज्यादा बेहतर है? दो में से एक ऑप्शन है तो आदमी क्या करे? क्यों? यहां पर बताया गया कि ज्यादा पसंदीदा नफल इल्म है। ऐसा क्यों? ऐसा इसलिए कि इबादत एक जाती अमल है। मसलन एक आदमी तहज्जुद पढ़ रहा है, उसकी तहज्जुद उसके साथ कब्र में जाएगी, तहज्जुद की नमाज वो पढ़ रहा है, उसको फायदा होगा, उससे आखिरत में कामयाब होगा, लेकिन तहज्जुद का अमल उसका अपना अमल है जिसका फायदा उसको अकेले को होगा। लेकिन अगर एक आदमी उतने ही वक्त में इल्म हासिल किए, अगर उतने ही वक्त में इल्म हासिल करता हो तो अब ये इल्म उसके अकीदे की सलाह वाला भी हो सकता है, ये इल्म बिदात से बचाने वाला भी हो सकता है, तो इस एतबार से इल्म इंसान के अमल को सही करने वाला होगा। अगर इल्म नहीं और तहज्जुद पढ़ रहा है, हो सकता है कुछ बिदाती अमल करे कि 20-20 मरतबा कुल पढ़ने लगे जैसे आमतौर से लोग करते हैं, तो एक आदमी हो सकता है गलत अमल करने लग जाए इल्म नहीं होने की वजह से। लेकिन एक आदमी इल्म हासिल करता है तो वो इल्म उसको शिर्क से बिदात से निकाल सकता है, वो इल्म उसको हलाल और हराम की तकसीम दिखा सकता है। एक आदमी के पास इल्म नहीं, वो इबादत में लगा है और हराम खा रहा है, नहीं मालूम उसको, उसकी इबादत खराब होती है उससे। एक आदमी को इल्म जरूरी था कि वह हासिल करे। तो इल्म एक आदमी हासिल करता है तो इल्म अमल की इस्लाह का जरिया होता है, अमल की सेहत का जरिया होता है, अकीदे की भी इस्लाह का जरिया होता है। दूसरे ये कि इल्म का फायदा इंसान की अपनी जात से आगे बढ़कर दूसरों तक पहुंचता है। देखिए अगर यानी आदमी इबादत बांट सकता है, चलो चार मेरी तहज्जुद चार आपकी, ऐसे बांट सकता है, कोई आदमी नहीं कर सकता है, अपना अमल दूसरों को नहीं दे सकता है। लेकिन इल्म एक ऐसी दौलत है कि वो खुद अपने पास रखते हुए दूसरों को दी जा सकती है। देखिए कितनी अजीब चीज है, यानी आदमी सोच के कितना ताज्जुब होता, रोंगटे खड़े हो जाएंगे आदमी। इल्म कितनी कीमती चीज है कि एक आदमी अपने पास पूरा का पूरा इल्म रखते हुए पूरा का पूरा दूसरों को दे सकता है, कितना अजीब है। मल्टीप्लाई एक नहीं 50 को दे सकता है, ऐसी कितनी अजीब नेमत है इल्म कि वो अपने पास रखते हुए दूसरों को दी जा सकती है। लेकिन इबादत ऐसी कर सकते हैं आप, आधी नमाज भी किसी को नहीं दे सकते, चलो दो रकत पढ़ रहा हूं, एक रकत मेरी एक रकत वालिदैन के लिए, नहीं ऐसा नहीं कर सकता है। तो एक आदमी अपनी इबादत को नहीं बांट सकता है, लेकिन एक आदमी अपने इल्म को बाकी रखते हुए बांट सकता है, कितनी अजीब चीज है। और माशरे की इसलाह इबादत से नहीं होती है। एक आदमी इबादत कर रहा है, तादुद पढ़ रहा है और सब सुधर जाए, घर भी नहीं सुधरेगा। लेकिन एक आदमी अगर इल्म दूसरों तक पहुंचाए, दूसरों की गलत फहमियों को दूर करे, दूसरों को वाज और नसीहत के जरिए से हक समझाए, तो ऐसा आदमी माशरे की इसलाह कर सकता है। तो इल्म का बहुत बड़ा दखल है इंसान की इसलाह में, जाती इसलाह में और माशरे की इसलाह में और तरबियत और तालीम में। इस एतबार से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ये बात बिल्कुल मुनासिब है और बिल्कुल बजा है कि फ़ज़लुल इल्म अहब्बु इलैय मिन फ़ज़लिल इबादा, ज़ायद इल्म नफल इल्म मेरे नज़दीक ज़ायद इबादत से ज़्यादा पसंदीदा चीज़ है। इसको इमाम अल-बज़्ज़ार ने और इसी तरह से इमाम अत-तबरानी ने अल-औसत में और इसी तरह से इमाम अल-हाकिम ने अपनी अल-मुस्तदरक में रिवायत किया है और शेख अल-अल्बानी ने सैल जाम सगीर में 4214 पर इसको सही कहा है। तो ये कुछ बातें इल्म से मुतालिक थीं जो मैंने मुनासिब समझी, क्योंकि शोर भी बहुत ज़्यादा है, इस वजह से मैं समझता हूँ कि ये मौजू हम यहीं पर रोक देंगे। इंशाल्लाह बाकी मौजू हम अगले हफ्ते करेंगे। पिछले दर्स में इल्म की अहमियत से मुतालिक एक गुफ्तगु हमने शुरू की थी, आज इसी सिलसिले को जारी रखते हुए इस मौजू को हम मुकम्मल करने की कोशिश करेंगे। ये जो कोर्स है, इस कोर्स का मकसद ये है कि हम इल्म, अमल और दावत से मुतालिक बुनियादी बातें जान लें। इल्म कितना ज़रूरी है, उसके क्या फ़वायद हैं, इल्म वालों की क्या फजीलत है, इल्म हासिल करने की कोशिश की क्या फजीलत है, इस पर क्या सवाब है, इसी तरह से इल्म हासिल न करने पर अल्लाह की तरफ से क्या पकड़ है और इसके क्या नताइज दुनिया और आखिरत में मुरतब होते हैं, इसी तरह से इल्म के बाद या इल्म के साथ इल्म के आदाब और इल्म के तालिब इल्म के क्या औसाफ हैं और तालिब इल्म को किस तरह से उस पर अमल करके उसको पहुंचाने की भी कोशिश करना चाहिए कि जो इल्म हासिल किया है उस पर खुद अमल करके दूसरों को पहुंचाए। फिर इसी तरह से दावत की दीन में क्या अहमियत है, अम्र बिल मारूफ व नहीं अनिल मुनकर की दीन में क्या अहमियत है, भलाई की ताकीद करना कितना ज़रूरी है, बुराई से मना करना कितना ज़रूरी है, और इसी के साथ जहां दावत की अहमियत है वहां दावत के लिए और इस्लाह के लिए और तरबियत के लिए और दीनी गुफ्तगू के लिए क्या आदाब हैं, ये मौजू जो हमारे इस कोर्स के ज़िमन में आने वाले हैं। इस कोर्स से मकसद यही है कि हमारे सामने इल्म की अहमियत, इसी तरह से अमल सालेह की अहमियत और इसी तरह से दावत दीन की अहमियत आए और इसके आदाब और इसका सलीका भी हमको पैदा हो। इसलिए कि बहुत सारे लोग दावत देते हैं, लोगों की इसलाह की, लोगों की तरबियत की कोशिश करते हैं, लेकिन सही उसूलों की रियायत न करने की वजह से फ़ायदे के बजाय नुकसान होता है, मानने के बजाय इंसान मुनकिर और ज़िद वाला हो जाता है। इसलिए ज़रूरी है कि किसी भी काम को करने की अहमियत के साथ साथ उस काम के करने का तरीका और सलीका भी इंसान सीखे। तो बहरहाल आज के दर्स में, जो कि इस सिलसिले का पहला दर्स है, इल्म और अहले इल्म की क्या फजीलत है और इल्म के हासिल करने की क्या फजीलत है, इस मौजू को हम मद्देनज़र रखते हुए अपनी गुफ्तगू करेंगे। इससे पहले दर्स में मैंने इल्म की फजीलत से मुतालिक कुछ बातें जिक्र की थीं। सबसे पहली बात, कुरान करीम में सबसे पहले नाजिल होने वाली वही ये इल्म ही से मुतालिक थी। इसी तरह से इल्म की फजीलत में ये भी बात पिछले दर्स में गुजरी कि अल्लाह ताला की सिफात में से एक सिफत ये भी है कि अल्लाह ताला तमाम चीज़ों का जानने वाला है और ये सिफत कमाल है। इसलिए इल्म एक खैर की चीज़ है, शर नहीं है, ऐब नहीं है, बल्कि एक खूबी है। इसी तरह से इमाम शाफी का कौल हमने देखा था कि इमाम शाफी कहते हैं कि इंसान की फितरत में है कि वो इल्म को अच्छा समझता है, जहालत को बुरा समझता है, इसीलिए इल्म उसकी तरफ जोड़ा जाए खुश होता है, और अगर न भी हो इल्म तब भी बताता है कि मेरे पास इल्म है, और जहालत से अपने आप को बरी बताता है कि मैं जाहिल नहीं हूँ, और अगर कोई उसको जाहिल कह दे तो उसको गुस्सा आता है। तो ये खुद इंसान की फितरत और तबीयत में ये बात है कि वो इल्म को ऊंचा और जहालत को नीचा और जिल्लत वाला समझता है। ये खुद इल्म की फजीलत के लिए काफी चीज है। इसी तरह से हमने देखा था कि बहुत सारे लोग इल्म हासिल करने के सिलसिले में लापरवाही बरतते हैं और उनका कहना ही होता है कि आप लोग बहुत इल्म हासिल कर रहे हो, हम लोग अमल कर रहे हैं और हम लोग इबादत कर रहे हैं। तो बहुत सारे लोगों की निगाह में नमाज पढ़ना, जिक्र करना, तिलावत करना, ये आमाल इल्म के हासिल करने और दीन के सीखने से ज्यादा अहम होता है। उनके जहन में बात बैठी होती है कि कब तक इल्म हासिल करेंगे, अमल करना है। और बहुत से ऐसे लोग, इस जहनीयत वाले लोग, दीन की बुनियादी बातों को सीखने के बजाय दीन की वो चीजें सीख लेते हैं जो रस्मियात के ताल्लुक से, यानी माशरती आदाब हों या बाज जिक्र अजकार हों या इस तरह की कुछ चीजें हों जो पहले मर्तबे की अहम चीजें ना हों, ऐसी चीजों में वो पड़ जाते हैं। मसलन वो लोग जिक्र वगैरह तिलावत वगैरह तो करते हैं लेकिन अकीदा उनका सही नहीं होता है। वो तहज्जुद वगैरह पढ़ते हैं लेकिन नमाज का तरीका उनको मालूम नहीं होता है। तो इसलिए दीन का बुनियादी इल्म उनके पास नहीं होता है। अकीदा और सुन्नत और इस तरह की अहम चीजें, हलाल और हराम, इसका इल्म उनको नहीं होता है। बस कुछ इबादती उमूर का एहतमाम करके वो समझते हैं कि हम दीन पर पूरी तरह से अमल कर रहे हैं। ये खुद जहालत का एक नतीजा है। तो इसका भी हमने हल देखा था कि खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने यहां पर बतलाया है कि मेरे नजदीक ज्यादा इल्म ज्यादा इबादत से बेहतर है, यानी मेरे नजदीक नफल इल्म, जरूरत के बाद जितना इल्म फर्ज है उससे ज्यादा इल्म हासिल करना, नफल इल्म हासिल करना, ये ज्यादा पसंदीदा चीज है फर्ज इबादत के बाद नफल इबादत में मशगूल होने से। तो मालूम हुआ कि एक आदमी अगर फर्ज इल्म हासिल कर ले और फर्ज इबादत अदा करे तो उसके बाद अब उसके पास जो वक्त बच जाता है, अब उसमें वो क्या करे? तो यहां पर दोनों रास्ते उसके लिए खुले हुए हैं। एक तो ये कि वो इल्म की ज्यादती हासिल करे, दूसरा ये कि वो इबादत में मशगूल हो जाए, नवाफिल में मशगूल हो जाए। तो अब दो में से अगर दोनों कर सकता हो तो ये बहुत अच्छा है कि नफल इल्म भी आ रहा है और नफल इबादत भी आ रही है। लेकिन अगर उसके पास इतना वक्त ना हो कि वो इल्म भी हासिल करे ज्यादा और इबादत भी ज्यादा करे, तो ऐसे इंसान के लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया, फज़लुल इल्म अहब्बु इलैया मिन फज़लिल इबादा, कि मेरे नजदीक ज़ायद इल्म, ज़ायद यानी नफल इल्म, मेरे नजदीक नफल इबादत से ज्यादा पसंदीदा चीज है। क्यों? इसलिए कि इबादत का नफा इंसान की अपनी जात तक महदूद होता है, लेकिन इल्म का नफा उसके अपने लिए आज के लिए भी होता है और कल के लिए भी होता है। और इसी तरह से इल्म रोशनी की तरह इंसान को अंधेरों से बाहर निकालकर और खैर की तरफ ले आता है, और इसी तरह से दूसरों के लिए वो रहनुमाई बनता है। तो इल्म का नफा अपनी जात से बढ़ के दूसरों तक भी जाता है। इस एतबार से इल्म की फजीलत अमल पर जाहिर है। आइए अब आगे बढ़ते हैं। चौथी चीज इल्म की फजीलत में ये भी है कि अल्लाह ताला ने कुरान करीम में इल्म को बतौर जजा जिक्र किया है, यानी दुनिया में एक नेक इंसान को अल्लाह की तरफ से जो नेमतें मिलती हैं उसकी नेकियों पर, उसमें अल्लाह ताला ने सालहीन को इल्म और हिकमत देने का जिक्र किया है। जाहिर बात है कि जो चीज अल्लाह की तरफ से नेकी के बदले में दुनिया में मिले वो कितनी ऊंची चीज हो सकती है। आप सोचिए, एक इंसान नेक अमल कर रहा है, ये खुद एक एहसान है अल्लाह का उस पर, लेकिन इस नेक अमल के बदले में जो नेमत अल्लाह ताला दे रहा है वो भी कितनी कीमती होगी। तो अल्लाह ताला ने कुरान करीम में फरमाया, वलम्मा बलगा अशुद्दहु वस्तवा आतैनाहु हुक्मा व इल्मा वकذلك نجزي المحسنين। ये सूरह अल-क़सस की आयत नंबर 14 है। अल्लाह ताला ने मूसा अलैहि सलाम का तज़किरा करते हुए फरमाया, वलम्मा बलगा अशुद्दहु वस्तवा, जब मूसा अलैहि सलाम अपनी जवानी की उम्र को पहुंच गए और खूब मजबूत हो गए, पुख्ता हो गए, आतैनाहु हुक्मा व इल्मा, हमने उनको हिकमत और इल्म अता फरमाया, वकذلك نجزي المحسنين, और हम नेकी करने वालों को ऐसा ही बदला दिया करते हैं। यहां पर अल्लाह ताला ने फरमाया कि हम नेकी करने वालों को ऐसा ही बदला देते हैं, यानी नेकी करने वालों को, एहसान करने वालों को, खैर के रास्ते पर चलने वालों को हम हिकमत और इल्म अता फरमाते हैं। अल्लाह की तरफ से इल्म और हिकमत का अता करना नेकियों के बदले के तौर पर जिक्र किया गया है। इससे दो बातें मालूम हुई। एक तो ये कि आदमी अगर मालूम पर अमल करे तो अल्लाह ताला उसको ऐसा इल्म अता फरमाता है जो उसको इससे पहले नहीं मालूम था, तो इसे यहां पर नेकी करने से इल्म हिकमत की ज्यादती की बात अल्लाह ताला ने कही है। दूसरी बात ये कि यहां पर इल्म हिकमत से मुराद ये नहीं है कि जैसे एक इंसान नेकियों पर अमल करे तो अचानक उसकी याददाश्त में आयतें बढ़ जाएंगी, हदीसें बढ़ जाएंगी, ऐसा नहीं होगा। बल्कि अल्लाह ताला जो इल्म उसके पास था, अल्लाह ताला उस इल्म से फहम की दौलत उसको नसीब फरमाएगा कि एक इंसान को बहुत सारी बातें याद होती हैं लेकिन उनमें गहरी समझ उसके पास उतनी नहीं होती है, ये अल्लाह की तरफ से अता होती है कि इल्म का फहम, इसको हिकमत कहा जाता है, ये अल्लाह की तरफ से मिलता है। तो यहां पर अल्लाह ताला ने दोनों चीजों का जिक्र किया कि जब अल्लाह ताला ने यानी मूसा अलैहि सलाम पुख्तगी की उम्र को पहुंच गए तो हमने उनको हिकमत और इल्म अता फरमाया, वकदालिका नज़्ज़िल मुहसिनीन, हम नेकी करने वालों को, अच्छे किरदार वालों को ऐसा ही बदला देते हैं। तो यहां पर यह चीज मूसा अलैहि सलाम के साथ खास नहीं है क्योंकि यहां पर अल्लाह ताला ने मुहसिनीन आम कहा और कहा वकदालिका नज़्ज़ी, हम ऐसा ही बदला देते हैं। तो ये चीज ऐसा नहीं कि सिर्फ मूसा अलैहि सलाम का मामला था कि अल्लाह ने उनको हिकमत और इल्म अता फरमाया, बल्कि ये आम है। फर्क सिर्फ इतना है कि मूसा अलैहि सलाम को अल्लाह ताला ने नबुव्वत अता फरमाई, उनको रिसालत अता फरमाई, लेकिन दूसरे लोगों को ये चीज नहीं मिलती है। दूसरे लोगों को अल्लाह ताला अपनी तरफ से फिक्र और हिकमत अता फरमाता है। हिकमत क्या है, फिक्र क्या है, आइए देखते हैं। ये भी एक नेमत है जो अल्लाह ताला अपने नेक बंदों को अता फरमाता है। अल्लाह ताला ने कुरान करीम में फरमाया, युतिल हिकमत मन यशा वमन युतिल हिकमत फकद उतिय खैरन कसीरा, ये सूरतुल बकरा की आयत नंबर 269 है। युतिल हिकमत मन यशा, अल्लाह ताला जिसको चाहता है हिकमत अता फरमाता है, अल्लाह ताला जिसको चाहता है हिकमत अता फरमाता है। वमन युतिल हिकमत फकद उतिय खैरन कसीरा, और जिसको हिकमत अता की गई, जिसको हिकमत दी गई, उसको बहुत ज्यादा खैर दे दी गई, उसे बहुत सारी खैर अता की गई। इस आयत में अल्लाह ताला ने एक बात तो ये फरमाई कि अल्लाह ताला की मशीयत के तहत अल्लाह ताला अपनी चाहत से जिसको चाहता है हिकमत अता फरमाता है। दूसरी बात कि हिकमत का अता किया जाना ये बहुत ज्यादा खैर देना है, यानी अल्लाह ताला की तरफ से बहुत ज्यादा खैर मिलना, ये हिकमत का मिलना है। हिकमत किसको कहते हैं? अरबी जबान में हिकमत के माना अगर डिक्शनरी में आप तफसील इसकी देखें तो हिकमत के माना उलमा ने कहा है वदउ शय फी मौदिही, वदउ शय फी मौदिही, चीज का उसकी मुनासिब जगह पर रखना। कोई चीज जहां रखने की है वहीं उसको रखना, इसका नाम हिकमत है। आप देखिए कोई भी आदमी अपना घर, घर उसका होता है, अब कोई आदमी कोई खातून किचन का सामान समझ लीजिए हॉल में रख दे और हॉल की चीजें कुर्सियां वगैरह जो मेहमानों के लिए होती हैं वो किचन में रख दे, तो ये कोई भी इंसान कहेगा ये समझदारी के खिलाफ है। कोई भी इंसान कहेगा कि जो बाथरूम की चीजें हैं, बाथरूम की चीजें बाथरूम में रखी जाएंगी, किचन की चीजें किचन में रखी जाएंगी और जो हॉल की चीजें हैं वो हॉल में रखी जाएंगी। इस एतबार से इंसान की समझदारी का अदना दर्जा ये होता है कि वो जहां की चीज वहां रखे। लेकिन ये चीज सिर्फ बर्तनों के एतबार से नहीं होता है, कालीन और पंखे के एतबार से नहीं होता है, ये चीज जिंदगी के फैसलों से भी मुतालिक होती है कि एक इंसान दूसरे इंसानों में किस इंसान को किस मर्तबे पर रखता है, किसका कितना इकराम करता है, किसके साथ कैसा सलूक करता है, इसी तरह से जिंदगी में कौन सा जुमला कब कहता है, कब खामोश रहता है, कब बोलता है। तो यहां पर खामोशी की जगह पर उसने खामोशी रखी और बोलने की जगह पर उसने बोलना रखा। कब गुस्सा होना चाहिए, कब नरमी से बताना चाहिए, यह भी हिकमत की चीज है। बाज़ औक़ात किसी इंसान को नरमी से समझाने से उसकी सरकशी बढ़ जाती है और बाज़ औक़ात सख्ती से किसी को समझाने से वो बदज़न होकर दूर हो जाता है। तो इंसान अपने आमाल, अपने अकवाल, अपने अफ़आल जो भी चीजें हैं, इनको कब क्या करे, कब कैसे करे, कौन सी चीज कहां रखे, इन सारी चीजों के जानने का नाम हिकमत है। इल्म के अंदर गहरी समझ को हिकमत कहा जाता है। अगर आप मुख्तसर अल्फाज में हिकमत की तारीफ जानना चाहें तो हिकमत को गहरी समझ कहा जाता है। हिकमत के माना है गहरी समझ, जिसको इंग्लिश में विजडम कहा जाता है, विजडम। तो अल्लाह ताला ने यहां पर हिकमत का अता किया जाना, बहुत बड़ी खैर का अता किया जाना कहा है। इसीलिए अल्लाह ने फरमाया, अल्लाह ताला जिसको चाहता है हिकमत अता फरमाता है, और जिसको हिकमत दे दी गई उसको बहुत ज्यादा खैर अता की गई। तो हिकमत इल्म में गहरी समझ है, और ये समझ अगर इंसान के पास न हो तो इंसान जिंदगी में बहुत कुछ करता है और फायदा होने की बजाय नुकसान हो जाता है। आप सोचिए, कई बार ऐसा होता है आप दावत का जज्बा रखते हैं, किसी को समझाते हैं, वो समझने की बजाय बिल्कुल मुखालिफ हो जाता है। क्यों? बाज़ औक़ात तो खराबी उसमें होती है, जिद्दबाजी उसमें होती है, लेकिन बाज़ औक़ात खराबी आपके समझाने के तरीके में भी होती है। आप अगर गलत तरीके से उसको समझाते हैं, उसको समझे बगैर उसको समझाने की कोशिश करते हैं, तो नफे के बजाय नुकसान होता है। ये बात याद रखिए, दाई अगर मदऊ को समझे बगैर उसको समझाने की कोशिश करेगा तो अक्सर औकात इससे नतायज उल्टे निकलेंगे। समझने की बजाय इंसान और ज्यादा जिद पर अड़ जाता है। क्यों? इसलिए कि उसको समझा ही नहीं कि इसको समझाना कैसा चाहिए, उसकी मिजाज को, उसकी सोच को, उसके इल्मी मर्तबे को, उसकी समझ की के लेवल को समझे बगैर अगर आदमी समझाएगा तो उस वैसा फायदा नहीं होगा जैसा होना चाहिए, और बाज़ औक़ात फायदे की बजाय नुकसान भी हो सकता है। तो बहरहाल हिकमत अल्लाह की तरफ से एक बहुत बड़ी नेमत है, जो अल्लाह ताला जिसको चाहता है अता फरमाता है। इसलिए ये इल्म की फजीलत में एक और दलील है, इसलिए कि इल्म में गहरी समझ को हिकमत कहा जाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन युरिदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन। इमाम अल-बुखारी ने और इमाम मुस्लिम ने इसको रिवायत किया है। मन युरिदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन, अल्लाह ताला जिसके साथ खैर का इरादा करता है उसे दीन की गहरी समझ अता फरमाता है। यहां पर लफ्ज है युफक्किहु फिद्दीन, उसको दीन में फिक्ह अता फरमाता है। फिक्ह के माना अरबी जबान में गहरी समझ के होते हैं। इसीलिए मूसा अलैहि सलाम ने अल्लाह ताला से दुआ की थी कि वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली, कि ऐ अल्लाह मेरी जबान में जो गिरह है, जो गांठ है, उस गिरह को खोल दे ताकि जिनके पास मैं जा रहा हूं तेरे पैगाम को लेकर वो मेरी बात को समझ पाए। तो समझ के माना फिक्र के होते हैं, लेकिन आम तौर से अरबी जबान में फिक्र गहरी समझ के लिए इस्तेमाल होता है कि गहराई से आदमी एक बात को समझे, खुसूसन अल्लाह और उसके रसूल की बात को समझे। इसलिए कि आम लोगों की बात को समझना, जन्नत और जहन्नम का मामला उसके साथ जुड़ा हुआ नहीं है, नजात का मामला, दीन का मामला उससे जुड़ा हुआ नहीं है। अल्लाह और उसके रसूल की बात को गहराई से समझना ये इंसान की दुनिया और आखिरत दोनों के लिए जरूरी है। अगर सतही सोच इंसान की हो, एक आदमी ऊपरी ऊपर अल्लाह उसके रसूल की बात को समझ ले और आदमी उससे कुछ भी दीन में निकालना शुरू कर दे, ऐसा आदमी लोगों की जिंदगियों में हलाल और हराम के फितने पैदा कर देगा, बल्कि अकीदे में भी खराबियां पैदा करेगा। तो एक इंसान अगर गहरी समझ के बगैर, अगर एक इंसान दूसरों की तरफ दावत और इस्लाह के मैदान में, तरबियत और तस्विया व तरबिया के मैदान में जाएगा, ऐसा इंसान अगर फिक्र के बगैर, हिकमत के बगैर दावत के मैदान में उतरता है, तो ऐसा इंसान फायदे से ज्यादा नुकसान करेगा। वो बहुत सी हराम चीजों को हलाल कर देगा, हलाल को हराम करेगा, सही को गलत बताएगा, गलत को सही बताएगा। तो ये बहुत जरूरी है। इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने गहरी समझ को अल्लाह की नेमत अता बताया। यहां पर आपने बताया कि किसी को अल्लाह ताला उसके साथ भलाई का इरादा करता है तो उसको दीन में गहरी समझ अता फरमाता है। मन युरिदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन। यहां पर आप सोचें कि कुछ लोग इल्म को अपनी जहालत में बुरा बताते हैं। अगर आप किसी के साथ इल्म की बात करें तो फौरन बाद वो कहने लगते हैं, अरे भाई बहुत ज्यादा इल्म आदमी हासिल करे गुमराह हो जाता है। कुछ लोग कहते हैं, हाँ शैतान को भी बहुत इल्म था। तो आज अवाम में گمراہ کن لوگوں کے اثر کی وجہ سے یا علم حاصل کرنے کے سلسلے میں کم ہمتی کی وجہ سے، سستی اور کاہلی کی وجہ سے، اور جس کا ایک بہت بڑا سبب خود جہالت ہے، یہ عقیدہ یا یہ سوچ پائی جاتی ہے کہ وہ کہتے ہیں کہ بھائی علم زیادہ حاصل نہیں کرنا چاہیے یا علم حاصل کرنا خطرے سے خالی نہیں. بہت سارے لوگ تو بہت یعنی گہری سوچتے ہیں، ان کی سوچ کیا ہوتی ہے، کہتے ہیں دیکھو اگر آدمی علم حاصل نہیں کرے گا تو قیامت کے دن پکڑ بھی نہیں ہوگی. کیوں؟ اس لیے کہ آخری سوال سب سے ڈینجر کیا ہے، جتنا علم تھا اس پہ کتنا عمل کیا. اب اگر ہمارے پاس سرے سے علم ہی نہیں ہوگا تو عمل کا سوال ہی نہیں ہوگا. تو ایسی عقل مندی آخرت میں کام نہیں آئے گی. آخرت میں یہ پوچھا جائے گا کہ جتنا علم تھا اس پر کتنا عمل کیا، لیکن اتنا علم تو کم سے کم انسان کو تھا کہ ضروری علم حاصل کرنا چاہیے. تو پھر ضروری علم حاصل کیا یا نہیں کیا، یہ خود اس سوال کے اندر موجود ہے. یہ تو علم تھا کہ نماز پڑھنا ہے، یہ تو علم تھا کہ عقیدہ صحیح کرنا ہے، یہ تو علم تھا کہ دین سیکھنا ہے، تو دین سیکھا کیوں نہیں؟ جتنا علم تیرے اوپر فرض تھا یہ تو معلوم تھا کہ جو ضروری ہے کرنا اس کو سیکھنا بھی ضروری ہے، تو نے سیکھا کیوں نہیں؟ تو کوئی آدمی اس سے بھاگ نہیں سکتا ہے. یہ شیطان کی طرف سے ہتھکنڈے ہوتے ہیں جو ایک انسان کو گمراہ کرتے ہیں، برباد کرتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے دین کی گہری سمجھ کو اللہ کی طرف سے خیر ذکر کیا ہے. آپ نے فرمایا من یرید اللہ بہ خیرا یفقہ فی الدین، کہ اللہ تعالیٰ جس کے ساتھ بھلائی کا ارادہ کرتا ہے اس کو دین کی گہری سمجھ عطا فرماتا ہے. تو گہری سمجھ دین کی ملنا یہ اللہ کی طرف سے خیر کا ملنا ہے. اس کو امام البخاری اور مسلم دونوں نے روایت کیا ہے. اس سے بھی دین کی گہری سمجھ کی فضیلت معلوم ہوتی ہے. اسے ایک اور بات یہ بھی معلوم ہوتی ہے کہ اوپری اوپر علم حاصل کرنا یہ بعض اوقات خطرے والا علم ہوتا ہے. آدمی کو چاہیے کہ وہ کسی چیز کا علم حاصل کرے تو گہرائی کے ساتھ مضبوط علم حاصل کرے. ادھورا علم انسان کا بہت بڑا دشمن ہوتا ہے. اب بتائیے وہ ڈاکٹر کتنا خطرناک ہے جو آدھا آپریشن جانتا ہو. کوئی ڈاکٹر ہے وہ کہے ہاں اس کو آپریشن آتا ہے لیکن آدھا آتا ہے، تو کوئی پیشنٹ اس کے دور بھاگے گا اس سے. کیوں؟ اس لیے کہ آدھا علم ہمیشہ خطرناک ہوتا ہے. اسی طرح سے کوئی میکینک ہے وہ کہے گا ٹھیک ہے مشین کھولنا مجھ کو آتا ہے، بند کرنا نہیں آتا، آدھا آتا ہے. تو کوئی بھی آدمی اپنی مشین اس کے پاس نہیں دے گا. آدھا علم، ادھورا علم خیر سے زیادہ شر کے دروازے کھولتا ہے. اسی لیے ایک انسان کو چاہیے کہ وہ دین کا علم حاصل کرے تو گہرائی کے ساتھ حاصل کرے، جو چیز سیکھے اچھی طرح سے سیکھے، ادھورا پن اس میں نہ ہو بلکہ مضبوط علم اس کے پاس ہو، اس کو اچھا سمجھے، ادھورا سمجھا ہوا نہ ہو. اور آگے آئیے، اللہ تعالیٰ نے خود اللہ کے نبی صلی اللہ علیہ وسلم کو زیادہ علم حاصل کرنے کا حکم دیا ہے، یعنی اللہ تعالیٰ سے دعا کرنے کے لیے کہا، کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا ذریعہ علم اللہ ہی تھا، یعنی اللہ ہی سے آپ کو علم ملتا تھا، کہیں اور سے آپ علم حاصل نہیں کرتے تھے. اسی لیے اللہ سے دعا کرنے کے لیے کہا کہ آپ اللہ سے دعا کریں کہ اے رب میرے علم میں زیادتی عطا فرما. اللہ تعالیٰ نے قرآن کریم میں فرمایا وَقُلْ رَبِّ زِدْنِي عِلْمًا، اے نبی آپ بطور دعا کہیے اے میرے رب مجھ کو علم میں اور زیادہ کر دے، مجھ کو علم میں بڑھا دے، میرے علم میں زیادتی عطا فرما. وَقُلْ رَبِّ زِدْنِي عِلْمًا، عام طور سے ہمارے یہاں پر بچہ اسکول کو جاتا ہے امتحان کے دن، اس کو یہ لکھ کے دیتے ہیں کہ جا وہاں پہ اور اس کو پڑھتا رہے، لیکن ہم خود دین کا علم حاصل نہیں کر پاتے ہیں. دین کے علم کے بارے میں جو کہ اصل یہ علم دین کا علم ہے، دنیا کا علم یہاں پر مراد نہیں ہے، اور وہ بھی امتحان کے دن کا کام نہیں ہے. یہ امتحان کے پہلے علم حاصل کرنا چاہیے تھا. امتحان کے دن کہاں سے علم آنے والا، آسمان سے؟ اس کو تھوڑی معلوم پڑے گا کہ جوابات کیا لکھنے ہیں. تو یہاں پر یہ جو اس قسم کی دعائیں ہیں جو ہم عام طور سے دنیا کے لیے استعمال کرتے ہیں، اصلا یہ دین کے لیے ہے. ہاں اگر کوئی آدمی اللہ تعالیٰ سے دنیاوی علم کے لیے نفع والا علم مانگے تو اس میں کوئی برائی نہیں ہے. ایک آدمی دنیا کا علم بھی مانگ سکتا ہے بشرطے کہ وہ علم فائدے والا ہو، جیسا کہ آگے آئے گا. تو یہاں پر اللہ تعالیٰ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو اس بات کا حکم دیا کہ اے نبی آپ یوں کہیے وقل، آپ کہیے، یعنی آپ اللہ سے دعا کے طور پر کہیے، ربی زدنی علما، اے میرے رب میرے علم میں زیادتی دے دے، یا مجھ کو علم میں اور بڑھا دے. آپ سوچئے یہاں پر کئی باتیں معلوم ہوئی. نمبر ایک، ایک انسان نبی کے مرتبے پر ہے، رسول کے مرتبے پر ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نبی ہیں، رسول ہیں، لیکن نبی اور رسول ہونے کے بعد بھی اللہ تعالیٰ نے کہا آپ اللہ سے علم کی زیادتی مانگی ہے۔ اس سے معلوم ہوا کہ نبوت اور رسالت کے مرتبے کو پہنچنے کے بعد بھی علم سے آدمی مستغنی نہیں ہوتا ہے، اور علم کے سلسلے میں آدمی کو قناعت پر رک نہیں جانا چاہیے، بلکہ اللہ تعالیٰ سے اور علم مانگنا چاہیے۔ تو ظاہر بات ہے جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے علم کی زیادتی طلب کرنے کا حکم دیا تو یہ کوئی بری چیز نہیں ہے، علم کا زیادہ ہونا برا نہیں ہے۔ بہت سارے لوگ کہتے ہیں نا بھائی بہت علم آتا ہے نا آدمی گمراہ ہو جاتا ہے، بہت علم آنے سے آدمی گمراہ نہیں ہوتا ہے، آدمی ادھورا علم زیادہ آنے سے گمراہ ہو جاتا ہے، ساری باتیں آدھی آدھی معلوم ہو آدمی گمراہ ہو جاتا ہے۔ لیکن آدمی جتنا علم ہے اگر علماء کی ماتحتی میں صحیح ڈھنگ سے صحیح طریقے سے حاصل کرے تو ایسا آدمی کبھی گمراہ نہیں ہوتا ہے، ایسا آدمی اللہ تعالیٰ کی حفاظت میں ہوتا ہے، خصوصاً جب کہ وہ اللہ سے ہدایت کی دعا کر رہا ہو۔ تو یہاں پر ایک بات تو یہ معلوم ہوئی کہ اللہ تعالیٰ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو نبی اور رسول ہونے کے باوجود علم کی زیادتی طلب کرنے کا حکم دیا، جس سے معلوم ہوا کہ علم کا زیادہ ہونا یہ اچھی چیز ہے، یہ بری نہیں ہے۔ اگر یہ برا ہوتا تو اللہ تعالیٰ اپنے نبی کو کبھی چیز مانگنے کے لیے نہیں کہتا۔ دوسری بات، نبی کا مرتبہ رسول کا مرتبہ ہونے کے باوجود علم کے سلسلے میں رک نہیں جانا چاہیے، بلکہ جو ذریعہ ہے اس ذریعے سے علم حاصل کرنا چاہیے، چونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس اللہ کے سوا کوئی اور راستہ نہیں تھا، اس لیے آپ کو بتایا گیا کہ آپ اللہ سے دعا کریں۔ آپ کسی کے پاس سیکھنے کے لیے نہیں جا سکتے تھے کیونکہ آپ خود اللہ کے نبی اور رسول تھے، آپ کا علم اللہ ہی کی طرف سے تھا، لیکن جو دوسرے لوگ ہیں ان کے لیے ضروری ہے کہ وہ علماء کے پاس جائیں، یا جو بھی طریقہ علم کے حاصل کرنے کا ہے شریعت جس کی اجازت دیتی ہے اس طریقے سے علم حاصل کریں۔ اس میں مزید ایک بات یہ بھی معلوم ہوتی ہے کہ ایک چیز جو جس کی دعا کا اللہ حکم دے وہ چیز کتنی قیمتی ہو سکتی ہے، اور یہاں یہ بات معلوم ہوئی کہ اللہ تعالیٰ سے علم مانگنا چاہیے، اللہ تعالیٰ علم عطا کرتا ہے۔ یعنی ایک انسان علم کے لیے نہ صرف کوشش کرے بلکہ اللہ تعالیٰ سے دعا بھی مانگے۔ تو جو چیز دعا مانگنے کی ہو وہ چیز چھوٹی نہیں ہوتی ہے۔ یہاں پر اللہ تعالیٰ نے اپنے نبی کو مال کی دعا مانگنے کے لیے نہیں کہا کہ اے نبی آپ مانگیے اللہ میرے مال میں زیادتی دے دے، بلکہ اللہ تعالیٰ نے کیا کہا کہ آپ اللہ تعالیٰ سے علم کی زیادتی مانگیں۔ کیوں؟ اس لیے کہ علم عمل صالح کی چابی ہے، صحیح علم اچھے عمل کے لیے چابی ہے، رہبری ہے، روشنی ہے، اور صحیح عمل جب آتا ہے زندگی میں علم کے بنیاد پر تو انسان کی نجات ہوتی ہے۔ اس اعتبار سے نجات کے لیے عمل سے پہلے علم ضروری ہے۔ ابو ہریرہ رضی اللہ تعالیٰ فرماتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم اللہ تعالیٰ سے یوں دعا کرتے تھے، کان رسول اللہ صلی اللہ علیہ وسلم یقول، اللہ کے رسول صلی اللہ علیہ وسلم یوں کہتے، اللہم انفعنی بما علمتنی وعلمنی ما ينفعنی وزدنی علما۔ اتنی عمدہ دعا ہے، اگر آپ اس کے ہر جملے پر غور کریں گے تو بہت بڑی بات سامنے آتی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کتنی حکمت والے تھے، اور آپ جملوں کو کتنی عمدگی اور ترتیب سے ذکر کرتے تھے۔ آپ نے کیا دعا کی؟ اللہم انفعنی بما علمتنی، نمبر ایک موجود علم سے نفع حاصل کرنا، وعلمنی ما ينفعنی، اور غیر موجود نفع والا علم طلب کرنا، وزدنی علما، اور مطلوب میں رکاوٹ نہیں بلکہ زیادتی بھی ہو۔ تین چیزیں یہاں ذکر کی ہیں۔ نمبر ایک، اللہم انفعنی بما علمتنی، اے اللہ جو علم تو نے مجھ کو دے دیا ہے، جو کچھ تو نے مجھ کو سکھایا ہے اس کو میرے لیے نفع والا بنا، یہ پہلا مرحلہ۔ دوسرا، وعلمنی ما ينفعنی، اور جتنا علم دیا ہے بس اس پر ہی رکاوٹ نہیں ہو بلکہ اور بھی نفع والا جو علم ہے وہ مجھ کو سکھا دے۔ اور تین، وزدنی علما، اور میرے علم میں زیادتی کر۔ اس کو امام الترمذی اور ابن ماجہ نے روایت کیا ہے، اور الفاظ ابن ماجہ کے ہیں، صحیح الجامع صغیر میں 3151 پر شیخ الالبانی نے اس کو صحیح کہا ہے۔ تو اس حدیث میں دیکھیے تین باتیں ذکر کی۔ پہلا مرحلہ کیا ہے؟ اللہم انفعنی بما علمتنی، اے اللہ جو کچھ علم تو نے مجھ کو سکھایا اس کو میرے لیے فائدہ والا بنا۔ کیسے؟ کہ اس کا صحیح فہم انسان کو ملے، यही फायदा वाला बनेगा, वरना अगर गलत समझा उस इल्म को तो नुकसान हो जाएगा, गुमराह होगा, गुमराह करेगा। तो एक तो मौजूदा इल्म को मेरे लिए नफा वाला बना, नंबर दो सही फहम, नंबर दो सही फहम के बाद उस पर अमल की तौफीक, क्योंकि इल्म अगर उस पर आदमी अमल न करे तो ऐसा इल्म इंसान के लिए नफे वाला नहीं बनता है, बल्कि उसकी पकड़ का जरिया बनता है। तो दूसरा ये कि अमल की तौफीक, तीसरा ये कि वो इल्म अगर आदमी अपने पास रखे और दूसरों तक न पहुंचाए जो कि हकदार हैं, और अगर इसके न पहुंचाने से वो बर्बाद होते हैं, हलाक होते हैं, गुमराह होते हैं, तो ऐसा आदमी इल्म रखने के बावजूद और नेक अमल करने के बावजूद अल्लाह की पकड़ में आएगा। तो यहां पर कहा अल्लाहुम्मा अनफ़अनी बिमा अल्लमतनी, यानी इल्म जो मेरे पास है उसको मेरे लिए नफा वाला बना, मुझको सही उसकी समझ दे, मुझको उस पर अमल करने की तौफीक दे, और मुझको हकदारों के पास ये इल्म की अमानत पहुंचाने की तौफीक दे। तो ये तीनों चीजें इसमें आती हैं। तो एक तो ये कि मौजूदा इल्म से नफा उठाने की तौफीक अल्लाह से मांगी, नंबर दो इसलिए कि आदमी जहां है वहां से शुरुआत करता है, वअल्लिमनी मा यनफ़ऊनी, लेकिन इतना इल्म जितना आज है वो काफी है या नहीं अल्लाह को मालूम, इसलिए और भी चीजें हो सकती हैं जो हमको जरूरत है और हमको नहीं मालूम, इसलिए अल्लाह से आइंदा इल्म के लिए भी दुआ, वअल्लिमनी मा यनफ़ऊनी, और मुझको नफे वाला इल्म दे। अब उलूम में फायदे वाला भी है और नुकसान वाला भी है, यानी आखिरत के एतबार से, अकीदे के एतबार से कुछ उलूम हैं जो बहुत मुफीद हैं, जैसे अकीदा तौहीद का इल्म, या इसी तरह से अरकान ईमान का इल्म, या इसी तरह से अहकाम शरईया का इल्म, नमाज कैसे पढ़ी जाए और रोजे कैसे रखे जाएं, क्या हलाल है क्या हराम, ये नफे वाला इल्म है जो आखिरत के एतबार से दीनी नफा का पहलू रखता है। दूसरा वअल्लिमनी मा यनफ़ऊनी, इसमें दुनियावी नफे वाला इल्म भी हो सकता है कि मेरे लिए जिस इल्म से मेरे लिए दुनिया में फायदा हो वो इल्म मुझको दे, तो दुनिया और दीन दोनों का नफे वाला इल्म इसकी दुआ इसमें मौजूद है। लेकिन यहां पर यह पहलू भी इसमें है कि इल्म नुकसान वाला भी हो सकता है, इसीलिए आपने ये नहीं कहा कि मुझको इल्म दे, आपने कहा ए अल्लाह वअल्लिमनी मा यनफ़ऊनी, मुझको वो इल्म दे जो मुझको फायदा पहुंचाए। मसलन कोई आदमी जादू का इल्म सीखे, जादू का इल्म उसको क्या सिखाएगा, उसको जादू करना सिखाएगा, धोखा देना सिखाएगा, शिर्क करना सिखाएगा, जिन्नात की मदद लेकर उनकी इबादत करना सिखाएगा, तो जादू का इल्म हराम है, जादू का इल्म कुफ्र है, जादू करना कुफ्र है, जादू करवाना कुफ्र है, तो ये नफे वाला इल्म नहीं है। इसी तरह से कई और उलूम है, जैसे जुआ है, ताश खेलना, या इसी तरह से रेस के घोड़ों के बारे में मालूमात, कौन सा घोड़ा पहले आता है कौन सा बाद में आता है, या इसी तरह से लॉटरी का इल्म, या इसी तरह से वो उलूम जिनका फायदा नहीं होता है, हो सकता है दुनिया में उससे फायदा हो लेकिन आखिरत में उसका नुकसान है, आखिरत में उसका नुकसान है। तो ऐसा इल्म जो आदमी के लिए आखिरत में नुकसान वाला हो, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उससे पनाह मांगी है, इसीलिए यहां कैद लगाई कि वह अल्लिमनी मा यनफ़ऊनी, मुझको ऐसा इल्म दे जो मेरे लिए फायदा वाला हो। तो मालूम हुआ कि इसमें आपने अल्लाह से फायदे वाला इल्म तलब किया, और इसमें खुद ये है कि इल्म नुकसान वाला भी हो सकता है, लेकिन वो इल्म जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ से आया है वो इल्म कभी नुकसान वाला नहीं होता है, वो इल्म फायदे वाला होता है, उसमें हो सकता है दुनिया का नुकसान हो लेकिन आखिरत में हमेशा वो फायदे वाला होता है। मसलन एक आदमी हक बात बोल दिया और लोग उससे नाराज हो गए, अब जाहिर बात है दुनिया का नुकसान हो गया लेकिन उसने हक बात कही थी, इसलिए आखिरत में उसको फायदा होगा। तो कभी दीनी इल्म दुनिया का नुकसान से होता है, लेकिन ये ऐसा नुकसान है जो कभी यानी हमेशा बाकी रहने वाला नहीं है, खत्म भी हो जाता है, अल्लाह दिलों को फेर भी देता है। तो वअल्लिमनी मा यनफ़ऊनी, मुझको ऐसा इल्म दे जो मेरे लिए नफे वाला हो, वज़िदनी इल्मा, और मुझको इल्म में और बढ़ा दे, यानी नफे वाला इल्म दे और नफे वाला इल्म बढ़ाता चला जा, यानी ये नहीं कि आज दे दिया बस रुक जाओ, बल्कि आपने क्या दुआ की और मुझको इल्म में बढ़ाता रहे, मुझको और इल्म ज्यादा इल्म देता रहे। तो इस हदीस में बहुत ही उम्दा दुआ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की है, जो हमारे लिए एक बुनियाद फराहम करती है सोच की, और इसी तरह से हमको इस बात के सोचने पर मजबूर करती है ये चीज़ कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के कलिमात हमारे बनाए हुए कलिमात से बहुत ज्यादा बेहतर हैं। हम एक घंटे में जो बात कहते हैं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बाज़ औक़ात एक जुमले में बात कह देते हैं। इसी को बरकत कहा जाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के कलिमात कम होते हैं लेकिन उसमें हिकमत का समंदर भरा हुआ होता है। अल्लाह ताला इसके समझने की हमको तौफीक अता फरमाए। तो इस हदीस से ये नुक्ता साबित होता है कि खुद अल्लाह ताला ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इल्म की ज्यादती तलब करने का हुक्म दिया और खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस हुक्म की तामील में अल्लाह ताला से इल्म की ज्यादती मांगा करते थे कि अल्लाह मुझको इल्म में बढ़ा दे, मुझको ज्यादा इल्म दे। इससे मालूम हुआ कि जो चीज मांगी जाए वो खुद अच्छी होती है। सोचिए कि जो चीज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला मांगने के लिए कह रहा है वो अच्छी है, जो चीज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मांग रहे हैं वो बुरी नहीं हो सकती, अच्छी है। और न सिर्फ ये कि मांग रहे हैं बल्कि ज्यादा करने के लिए कह रहे हैं तो ये कितनी अच्छी होगी कि मांग भी रहे हैं और ज्यादा भी मांग रहे हैं। तो जो चीज ज्यादा मांगी जाती वो अच्छी होती, इससे इल्म के ज्यादा होने का अच्छा होना साबित होता है। इसलिए वो लोग जहालत में मुब्तिला हैं जो कहते हैं कि ज्यादा इल्म अच्छा नहीं होता है। आइए आगे बढ़ते हैं। इल्म का नफा न सिर्फ ये कि दुनिया में होता है बल्कि इल्म का नफा मरने के बाद भी होता है, खुसूसन दीनी इल्म का। और अगर दुनियावी इल्म भी आदमी अपने पीछे छोड़ जाए जो लोगों के नफे वाला हो तो उसको मरने के बाद उसका सवाब मिलता है, क्योंकि लोगों को जिस चीज से फायदा होता है उसकी नीयत करके अगर आदमी वो अमल करे तो मरने के बाद इसको भी फायदा होता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इदा मातल इंसानु इनकता अन्हु अमलुहु इल्ला मिन सलाता, इदा मातल इंसानु इनकता अन्हु अमलुहु, जब आदमी मर जाता है तो उसके अमाल का सिलसिला रुक जाता है, इल्ला मिन सलाता, सिवाय तीन चीजों के, सिवाय तीन अमाल के, इल्ला मिन सदकतिन जारिया, सिवाय ऐसे सदके के जो जारी रहे, जो बाकी रहे, औ इल्मिन युन्तफ़ु बिही, या ऐसा इल्म जिससे फायदा उठाया जाता रहे, औ वलदिन सालिहिन यद्रू लहू, या ऐसी औलाद के जो नेक हो और दुआ करती रहे। इस हदीस को इमाम मुस्लिम ने किताबुल वसीयह में जिक्र किया, सही मुस्लिम में। आइए देखते हैं इस हदीस में क्या बात है। इदा मातल इंसानु इनकता अन्हु अमलुहु, जब आदमी मर जाता है तो उसके आमाल का सिलसिला मुनकते हो जाता है, यानी उसके आमाल नामे में, जब आदमी मर गया अमल ही नहीं करता है, जब अमल नहीं करता है तो आमाल नामा रुक गया, उसमें नेकियां नहीं आती हैं। अब सिवाय तीन चीजों के, इल्ला मिन सलासा, सिवाय तीन चीजों के, यानी आदमी के आमाल रुक जाते हैं लेकिन आमाल में से कुछ ऐसे भी आदमी के आमाल होते हैं जिनका सवाब मरने के बाद भी जारी रहता है, वो कौन सी चीजें हैं? इल्ला मिन सदकतिन जारिया, नंबर एक सदक़े जारिया, जारिया जारी से है, जारी रहना, चालू रहना, चलते रहना। सदक़े जारिया वो सदका होता है जो आदमी करे और आदमी मर जाए लेकिन वो चीज बाकी रहे। मसलन एक आदमी कुआं खुदवा दे, नियत ये हो कि मुसाफिर जो आने वाले हैं या लोग हैं उनको पानी मिले, पेड़ लगा दे इस नियत से कि लोग यहां से गुजरेंगे, साया मिलेगा, थोड़ी देर कम से कम बैठेंगे मुसाफिर, या इसी तरह से कुछ और नेकी करे जिससे वो नेकी इसके मरने के बाद बाकी रहे। कुआं, ये मर गया कुआं बाकी है, ये मर गया पेड़ बाकी है, जाहिर बात है पेड़ इसका लगाया हुआ है, कुआं इसका खुदवाया हुआ है, तो ये तो नहीं है लेकिन इसके अमल का असर बाकी है, इसके अमल का नतीजा बाकी है। क्योंकि इसका करने वाला ये था तो मरने के बाद भी जाहिर बात है कि एक अकाउंट उसी का है, उसी के अकाउंट में जाना चाहिए क्योंकि करने वाला वो है। तो ऐसा सदका, ऐसी नेकी जो इसके मरने के बाद बाकी रहे, उसका सवाब भी मरने के बाद इंसान को मिलता रहता है। इल्ला मिन सदकतिन जारी, जैसे कोई आपने अच्छी किताब खरीदी और वो किताब आपने किसी को पढ़ने के लिए हदीये में दे दी और एक के बाद एक के बाद एक वो कई लोगों तक मुंतकिल होती रहे, आप दुनिया से चले गए लेकिन आपके बाद 200 साल तक वो किताब बाकी है, तो उस किताब के पढ़ने का नफा आपको 200 साल तक मिलता रहेगा। जब तक लोग उस किताब को पढ़ेंगे आपको सवाब मिलता रहेगा। तो आदमी की जिंदगी छोटी है, वो अगर बड़ी नेकी करे तो ये अपनी जिंदगी की कमी की भरपाई कर सकता है, इसको याद रखिए। आदमी की जिंदगी छोटी है, आदमी 40 साल 50 साल कभी जो है 30 35 साल में मर जाता है, कोई 60 साल में मरता है। अब जिंदगी छोटी है, लेकिन इस छोटी जिंदगी की भरपाई कैसे कर सकता है? बड़ी नेकी करके। कैसी नेकी? ये मर जाए नेकी बाकी रहे, अब 200 साल 300 साल 1000 साल तक भी वो बाकी रहे उसका सवाब उसको मिलेगा। आप सोचिए, इमाम अल-बुखारी ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसों में से सही हदीसों को जमा करके एक किताब लिख दी। अब जब तक ये किताब चलेगी तब तक उनको सवाब मिलता रहेगा। मदरसों में पढ़ी जा रही है, लोग घरों में पढ़ रहे हैं, कोई याद कर रहा है, कोई अपने अकीदे की इस्लाह उससे कर रहा है, कोई इबादत का तरीका उससे सीख रहा है, ये सारा सवाब किसको मिलेगा? ये सारा सवाब इमाम अल-बुखारी के हक में जाएगा। और उसमें वो सवाब भी कहाँ जाएगा? वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जाएगा। क्यों? इसलिए कि बात तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो आपके बाद बाकी रही। तो आप सोचिए एक आदमी कितना ज्यादा सवाब हासिल कर सकता है अगर वो अपने पीछे इल्म छोड़ दे, नफे वाला। यहां पर इसीलिए कहा इल्ला मिन सदकतिन जारिया औ इल्मिन युन्तफअ बिही, या अपने पीछे ऐसा इल्म छोड़ जाए जिससे लोगों को फायदा होता रहे, लोगों को फायदा पहुंचने वाला इल्म छोड़े। अब जाहिर बात है कि वाकई फायदे वाला इल्म दीन का इल्म है। क्यों? इसलिए कि दीन का इल्म सिर्फ दुनिया का फायदा नहीं रखता है बल्कि दीन का आखिरत का भी फायदा इंसान का रखता है। तो दुनिया और आखिरत का फायदा रखने वाला इल्म ये सबसे बेहतर इल्म है। लेकिन ऐसा इल्म भी इसमें आ सकता है कि जिसमें दुनिया का फायदा भी हो, यानी पंखे बनाने का इल्म, फ्रिज बनाने का इल्म, गाड़ियों का इल्म, कंप्यूटर का इल्म। अगर आदमी अपने पीछे ऐसा इल्म छोड़ता है जिससे लोगों को फायदा हो, चाहे दुनियावी राहत मिले या दीनी कामों में मददगार वो चीज साबित हो, मसलन अरबी का कोई सॉफ्टवेयर बना दिया, अब कंप्यूटर में कोई आदमी उसको इस्तेमाल कर रहा है, कयामत तक के अगर वो हो तो कयामत तक सवाब मिलेगा। या किताबें छापने की मशीन ईजाद की किसी ने, अब अगर उसकी नीयत ये थी कि लोगों को इससे फायदा हो और खुसूसन दीन की हिफाजत इससे हो, तो जब तक वो मशीन चलती रहेगी उसका फायदा उसको होता रहेगा। तो जो इल्म उसने निकाला है अगर उसकी नीयत अच्छी थी तो उसका फायदा उसको, जब तक कि वो इल्म फायदामंद बने लोगों के लिए, उसको सवाब मिलता रहेगा। तो यहां पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि नफे वाला इल्म इसका सवाब, अगर आदमी इल्म पीछे छोड़ जाए उसका सवाब इंसान को मरने के बाद भी मिलता है। इससे इल्म कितनी कीमती चीज साबित होती। देखिए आपके पास अगर 100 दिनार हैं, 100 दिरहम हैं, 100 रुपए हैं, अगर आप जेब में से निकाल के किसी को दे देते हैं और फिर वापस जेब में हाथ डालते हैं, आपको मिलेंगे वो 100 रुपए? नहीं मिलेंगे। आप कितना भी तलाश करें आपको नहीं मिलेंगे। क्यों? इसलिए कि पैसा देने से खत्म होता है। लेकिन आपके सीने में, आपके दिल में इल्म है, आपके दिल में एक आयत है, एक हदीस है, उस आयत की तफसीर है, हदीस की तशरीह है। अब वो इल्म आपने एक आदमी को दिया, 10 को दिया, 100 को दिया, हर दिन आप देते रहें, वो इल्म आपके पास से कभी कम नहीं होगा। इल्म और माल में फर्क यह है कि जाहिरी एतबार से भी माल दे देने से खत्म हो जाता है, लेकिन इल्म जितना आदमी देता रहे बढ़ता जाता है। इल्म जितना देता रहे बढ़ता जाता है। क्यों? इसलिए कि इल्म में आदमी जितनी मर्तबा उसको दूसरों से बांटेगा, उतनी मर्तबा उस इल्म का रिविजन होगा और उतना वो इल्म पुख्ता होगा, और जितनी मर्तबा उसका तस्किरा होगा उतनी मर्तबा फहम में मजबूती पैदा होगी, ज्यादा गहरी समझ उसको मिलती रहेगी। इल्म की तकरार इल्म के फहम में इजाफा करती है। तो बहरहाल ये यानी तीन चीजें यहां पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बयान की। पहला है सदका जारिया जो मरने के बाद सवाब मिलता है, नंबर दो नफे वाला इल्म, और नंबर तीन औलदिन सालिहिन यदऊ लहू, और तीसरी चीज जो मरने के बाद जिसका फायदा होता रहता है वो नेक औलाद जो उसके लिए दुआ करती रहे। यहां पर नेक औलाद की अहमियत भी मालूम होती है, और इसमें कोई शक नहीं है कि नेक औलाद अच्छी तरबियत ही का नतीजा होता है, और अच्छी तरबियत इल्म ही के बाद मुमकिन है, बगैर इल्म के अच्छी तरबियत होना ये मुमकिन नहीं है। تو اس سے بھی علم کا یعنی تعلق جڑا ہوا ہے. تو یہاں پر آپ نے فرمایا اولد صالح یدعو له, اور نیک اولاد جو اس کے بعد اس کے لیے دعا کرتی رہیں. اس سے یہ بات معلوم ہوتی ہے کہ مرنے سے پہلے پہلے انسان کو اس بات کی فکر کرنا چاہیے کہ اس کی اولاد نیک ہو جائے. والدین کو اولاد کی تربیت کرنا ضروری ہے. اسی طرح سے یہ بات معروف ہے کہ اگر آدمی نیک ہوگا تو والدین کو بھولے گا نہیں, لیکن اگر آدمی دنیا پرست ہو اور فاجر و فاسق ہو, وہ والدین تو کیا اپنی خود کی فکر نہیں کر رہا ہے, والدین کی کب فکر کرے گا؟ وہ اپنے لیے توبہ نہیں کر رہا ہے, اللہ سے دعا نہیں کر رہا ہے, مغفرت کے لیے کوشش نہیں کر رہا ہے, وہ اپنی مغفرت کی فکر نہیں کر رہا ہے, وہ والدین کے لیے کیا کرے گا؟ لیکن اگر نیک انسان ہے, اس کو آخرت کا احساس ہے, اس کو قیامت کا اس کے دل میں ڈر ہے, تو ایسا انسان اپنے ساتھ ساتھ دوسروں کی بھی فکر کرے گا اور خصوصاً والدین کے لیے دعا کرے گا, اس لیے کہ والدین کے اس پر احسانات ہیں. تو یہاں پر آپ صلی اللہ علیہ وسلم نے بتلایا کہ تین چیزیں ہیں جن کا نفع مرنے کے بعد بھی ملتا ہے, یعنی جن کا ثواب مرنے کے بعد ملتا رہتا ہے, جن کا فائدہ مرنے کے بعد بھی ہوتا رہتا ہے. اس میں ایک صدقہ جاریہ ہے, دوسرے نفع والا علم ہے, اور تیسرے نیک اولاد ہے جو دعا کرتی رہے. اسے ایک بات یہ معلوم ہوتی ہے کہ والدین کی وفات کے بعد سب سے بہترین چیز جو اولاد ان کے لیے کرے وہ ان کے لیے دعا ہے. والدین کی یعنی وفات کے بعد سب سے اچھی چیز جو اولاد والدین کے لیے کر سکتی ہے وہ ان کے لیے دعا ہے. کیوں؟ اس لیے کہ نیکی ایصال ثواب جس کو کہا جاتا ہے, انسان نیکی کرے گا, نیکی ان کو پہنچائے گا, ان کے اعمال نامے میں نیکی جائے گی, قیامت کا دن آئے گا, نیکی اور گناہ تلیں گے, نیکیاں زیادہ ہوں گی, پھر جنت میں جائیں گے. اتنا لمبا معاملہ ہے. دعا, اے اللہ میرے والدین کو جنت میں ڈال دے, ڈائریکٹلی جنت. تو یہ ڈائریکٹ زیادہ اچھا ہے, اتنا لمبا چکر اچھا ہے؟ پھر نیکی میں ریاکاری بھی ہو سکتی ہے, اللہ تعالیٰ بعض شرائط کے پورا نہ ہونے کی وجہ سے نیکی رد بھی کر سکتا ہے. تو اس طرح سے یا نیکی اعمال نامے میں گئی, گناہ زیادہ تھے, نیکیاں کم پڑ گئی, جہنم میں پھر بھی جا سکتا ہے. تو ایثار ثواب سے کئی گناہ بہتر دعا ہے. ایثار ثواب جو یعنی کچھ پڑھ کے پہنچانا وغیرہ, یہ تو شرعاً صحیح نہیں ہے, اس لیے کہ اس کا ثبوت نہیں ہے, لیکن صدقہ اگر انسان کر کے والدین کو ثواب پہنچاتا ہے تو یہ جائز ہے. لیکن یہ جائز ہے, یہ عام معمول اللہ کے نبی صلی اللہ علیہ وسلم اور صحابہ کا نہیں تھا, ہمیشہ وہ عام طور سے نہیں کرتے تھے. اس طرح سے ایک آدھ حدیث مل جاتی ہے اس کے لیے. لیکن دعا, دعا آپ کو قرآن میں بھی ملے گی ایمان والوں کے لیے, آپ کو حدیثوں میں بھی ملیں گی, اور عام طور سے آپ نے اس حدیث میں جیسے بتایا کہ نیک اولاد والدین کے لیے دعا کرتی رہے. اگر اس سے بہتر کوئی چیز ہوتی تو آپ اس کو بیان کرتے. آپ نے یہاں پر سب سے عمدہ چیز کو بتایا, شارٹ کٹ آپ نے بتایا, کیونکہ دعا رد نہیں ہوتی ہے اور دعا کا فائدہ دعا کرنے والے کو بھی ہوتا ہے. تو یہاں پر آپ نے دعا کو ذکر کیا. بہرحال یہ یعنی کافی چیزیں سے حدیث سے یعنی سامنے آتی ہیں, جن میں ہمارا اصل نقطہ یہ ہے کہ علم کا, نفع والے علم کا فائدہ مرنے کے بعد بھی ہوتا ہے. اس کا فائدہ صرف دنیا میں نہیں ہوتا ہے, بلکہ آدمی قبر میں جانے کے بعد بھی اس کو فائدہ ہوتا رہتا ہے. بہرحال آئیے آگے بڑھتے ہیں. اب ہم نے یہ دیکھا تھا کہ مطلق علم کی فضیلت کیا ہے, یعنی علم اچھا ہے یا برا ہے, علم زیادہ حاصل کرنا چاہیے یا نہیں کرنا چاہیے. تو علم کی فضیلت ہم نے دیکھی. اب دوسری فصل یا دوسرا حصہ اس درس کا ہے جس میں ہم دیکھیں گے کہ علم حاصل کرنے کی کیا فضیلت ہے. دیکھیے بعض چیزیں ایسی ہوتی ہے, جیسے پیسہ ہے مثلا, آدمی پیسہ حاصل کرنے کے لیے بھاگ دوڑ کرتا ہے, جاب کرتا ہے, بزنس کرتا ہے, کیا کچھ نئی کوشش اس کے لیے کرتا ہے. پھر جب ہاتھ میں پیسہ آتا ہے تب اس کا فائدہ ہوتا ہے. اب جیسے مہینہ بھر آدمی کمپنی میں کام کر رہا ہے, بھاگ رہا ہے, بھاگ رہا ہے, بھاگ رہا ہے, صبح شام سردی گرمی بارش بھوکا ٹفن لے کے کیسا کیسا بھاگ رہا ہے. اب پورا مہینہ جب ختم ہوتا ہے تب جا کے اس بھاگ دوڑ کا فائدہ اس کے ہاتھ میں آتا ہے, تب جا کے اس کا نفع اس کو ہوتا ہے. ہاں جیب میں پیسے آ گئے, چلو کھائیں گے پیئیں گے خوش رہیں گے. تو ایک آدمی جو ہے یعنی ایک چیز کے حاصل کرنے کے لیے بھاگ دوڑ کرتا ہے, وہ پورا عرصہ ختم ہونے کے بعد پھل ہاتھ میں آتا ہے. علم کا ایسا نہیں ہے, علم کا معاملہ ایسا نہیں ہے. علم کا نفع علم کے آ جانے کے بعد تو ہوگا ہی ہوگا, لیکن علم کی طرف چلنے سے ہی علم کا فائدہ شروع ہو جاتا ہے. کتنی بڑی بات سوچیے. यानी अभी इल्म मिला नहीं है, आलिम बना नहीं है, सीखा नहीं है, सीखने के लिए तो निकला है अभी, लेकिन जैसे ही वो इल्म की तलब में एक कदम उठाता है, इल्म की तरफ उसका दिल बढ़ता है, उसकी हरकत इल्म की तरफ मुतवज्जा हो जाती हैं, तो वहीं से अल्लाह की तरफ से रहमत और अल्लाह की तरफ से मगफिरत और अल्लाह की तरफ से तयसीर और अल्लाह की तरफ से सकीनत और अल्लाह की तरफ से खैर का सिलसिला शुरू हो जाता है। ये इल्म के लिए निकला, अल्लाह की तरफ से रहमतों का और मदद का, नुसरत का, मगफिरत का सिलसिला शुरू हो गया है। तो इल्म का हासिल कर लेना ये एक नेमत है और नजात और मगफिरत का जरिया है, लेकिन इल्म के लिए निकलना, कोशिश करना, ये खुद नजात का जरिया है। तो फिर आदमी बीच में मर जाए इल्म हासिल करते करते, तो भी वो कामयाब मरा, वो कामयाब मरा। लेकिन कोई आदमी नहीं कहेगा, एक आदमी काम करते करते मरा, उसको कुछ मिला ही नहीं, काम अधूरा छोड़ के मर गया, पैसा हाथ में नहीं आया उसके, लेकिन इल्म पूरा मिला नहीं था, रास्ते में मर गया वो, तब भी वो अल्लाह के नजदीक कामयाब इंसान है। तो आइए देखते हैं इस सिलसिले में क्या दलीलें हैं। नंबर एक, इल्म के हासिल करने की फजीलत अपनी जगह, लेकिन ये बात अपनी जगह है कि इल्म हासिल करना न सिर्फ फजीलत वाला है बल्कि फर्जियत वाला है। इल्म हासिल करना अच्छा है, लेकिन ये ऐसा अच्छा नहीं है चलो चाहेंगे तो करेंगे नहीं तो नहीं करेंगे, बल्कि इल्म का हासिल करना ऐसा है कि तुमको करना ही पड़ेगा, लाजिम है, जरूरी है, नहीं करेंगे गुनाहगार होंगे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, طلب العلم فريضة على كل مسلم وإن طالب العلم يستغفر له كل شيء حتى الحيتان في البحر। حافظ ابن عبد البر نے اپنی کتاب جامع بیان العلم وفضله میں اس کو روایت کیا ہے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں، طلب العلم فريضة على كل مسلم، علم کا حاصل کرنا ہر مسلمان پر فرض ہے۔ وَإِنَّ طَالِبَ الْعِلْمِ يَسْتَغْفِرُ لَهُ كُلُّ شَيْءٍ، طالب علم کے لیے ہر چیز مغفرت کی دعا کرتی ہے، یہاں تک کہ حَتَّى الْحِيتَانُ فِي الْبَحْرِ، یہاں تک کہ سمندر میں، دریا میں موجود مچھلیاں بھی۔ اس حدیث کو شیخ الالبانی نے سیر جامع صغیر 3914 پر صحیح کہا ہے۔ اس حدیث سے دو باتیں معلوم ہوئیں، ایک علم کی فرضیت، دو علم کی فضیلت۔ علم لازم ہے اور علم بہت فائدہ مند ہے۔ طلب العلم، علم کا طلب کرنا، فریضۃ علی کل مسلم، ہر مسلمان پر فرض ہے۔ بہت ساری اسکولوں میں لکھا ہوا ہوتا ہے، یہ علم وہ علم نہیں ہے، ورنہ ہر آدمی کے لیے انجینئر بننا فرض ہو جائے گا، ڈاکٹر بننا بھی فرض ہو جائے گا، اور ڈرائیور بننا بھی فرض ہو جائے گا۔ کیوں؟ کیونکہ سارا علم آ جاتا ہے اس میں، یعنی ہر آدمی کو سب کچھ آنا چاہیے، عورتوں کو بھی آنا چاہیے، سب آنا چاہیے، بلڈنگ بنانا آنا چاہیے اور دوائی بنانا آنا چاہیے، سب، یہ مطلب نہیں ہے۔ طلب العلم فریضۃ علی کل مسلم کا مطلب یہ ہے کہ جو عمل لازم ہے اس کا علم بھی لازم ہے، جو عمل ضروری ہے اس کا علم بھی ضروری ہے۔ ضروری کس اعتبار سے؟ نجات کے اعتبار سے، دین کے اعتبار سے۔ اب ہر آدمی پر اس کی ضرورت کے اعتبار سے علم فرض ہوتا ہے۔ کیوں؟ اس لیے کہ ہر آدمی پر عمل بھی الگ الگ فرض ہوتا ہے۔ مثلا اسلام میں آپ پہلے دیکھ چکے ہیں اسلام کی خوبیوں کے سلسلے میں کہ اللہ تعالیٰ نے ہر عمل ہر انسان پر فرض نہیں کیا ہے۔ مثلا حج اور زکوٰۃ کا معاملہ ایسا ہے کہ آدمی کے پاس مال ہے تو اس کے اوپر حج اور زکوٰۃ فرض ہے۔ ایک عورت پر تجارت کے اصول حاصل کرنا، معلوم کرنا فرض نہیں ہے، اس لیے کہ اللہ تعالیٰ نے عورتوں پر تجارت فرض نہیں کی ہے، یہ ذمہ داری گھر کے مرد کی ہے۔ تو اب اس اعتبار سے جو آدمی جس عمل کے، یعنی جو عمل جس آدمی پر فرض ہے، اس عمل کا علم بھی اس پر فرض ہے۔ اب یہاں پر آپ دیکھیے، مثلا کچھ چیزیں ایسی ہیں کہ جو ہر انسان پر فرض ہے، ان میں سے کیا ہے؟ ان میں سے توحید اور عقیدہ ہے، ایمان کے ارکان ہیں۔ اب یہ علم ہر انسان پر فرض ہے، خصوصاً مسلمانوں پر، اس لیے کہ ان کو اس پر عقیدہ رکھنا ہے، تو ظاہر بات ہے ان کو یہ معلوم ہونا چاہیے۔ لیکن کچھ چیزیں ایسی ہیں جن کا علم ہر ایک پر فرض نہیں ہے، مثلاً امامت کے مسائل۔ اب ہر عورت کو امام نہیں بننا ہے، जुमा के खुतबे के मसाइल, औरतों पर जुमा का खुतबा फर्ज नहीं है। तो इस तरह से बहुत सारी चीजें हैं जो कभी मर्दों पर फर्ज होती हैं औरतों पर नहीं, कभी अमीर पर फर्ज होती हैं गरीब पर नहीं। इस एतबार से हर आदमी पर अल्लाह के अहकाम अलग अलग होते हैं। हाँ, कुछ चीजें ऐसी होती हैं जो सब पर होती हैं। तो जो चीजें सब पर हैं सब के लिए उनका इल्म हासिल करना फर्ज है, और जो चीज जिस पर फर्ज है उस पर उसका इल्म हासिल करना फर्ज है। तो यह हदीस हमको बताती है कि दीन का वो इल्म हासिल करना इंसान पर फर्ज है जिसका वो मुकल्लफ है, जिसका अमल करना उसको जरूरी है। तलबुल इल्म फरीदतुन अला कुल्ली मुस्लिम, इल्म का हासिल करना, इल्म का तलब करना हर मुसलमान पर फर्ज है। मुस्लिम में मुस्लिम मर्द भी दाखिल है, मुस्लिम औरत भी दाखिल है। बाद रिवायत में तलबुल इल्म फरीदतुन अला कुल्ली मुस्लिमिन व मुस्लिमा का लफ्ज आता है, लेकिन वो रिवायत सही नहीं है जिसमें मुस्लिमा की ज्यादती है। ये हदीस बताती है कि इल्म का हासिल करना हर मुसलमान पर फर्ज है, चाहे वो मर्द हो या वो औरत हो। वह इन, दूसरी बात देखिए, वह इन طالب العلم يستغفر له كل شيء حتى الحيتان في البحر, और طالب علم के लिए हर चीज मगफरत की दुआ करती है यहां तक के दरिया में मौजूद, पानी में मौजूद मछलियां भी। यानी यहां पर एक बात ये मालूम हुई कि एक एक इंसान चाहे वो मर्द हो औरत हो, जैसे आप हैं मसलन, अभी एक इंसान घर से निकला दीन की बात सीखने के लिए, कुरान और सुन्नत की बात सीखने के लिए। तो एक इंसान जब इल्म की राह में लग जाता है, इल्म हासिल करने लगता है, तो जमीन पर मौजूद जितनी मखलूकात हैं, सूरज चांद या जो भी हैं, सारी चीजें, कुल्लु शय, सारी चीजें उसके लिए मगफिरत की दुआ करती हैं। ए अल्लाह तालिब इल्म की मगफिरत कर, ए अल्लाह तालिब इल्म की मगफिरत कर। जितनी चीजें हैं वो तालिब इल्म, इल्म हासिल करने वाले के लिए मगफिरत की दुआ करती हैं। आपने फरमाया हत्तल हीतानु फिल बहर, यहां तक कि समंदर में मौजूद मछलियां भी इंसान के लिए दुआ करती हैं कि अल्लाह जो भी इल्म हासिल कर रहा है तो उसकी मगफिरत कर दे। तो इससे मालूम हुआ कि तालिब इल्म इतना कीमती है कि तमाम मखलूकात उसके लिए मगफिरत की दुआ करती है। तो ये उसके लिए मगफिरत का दरवाजा खोल देता है, उसकी मगफिरत के इम्कान बढ़ जाते हैं कि अल्लाह के आगे जब मखलूकात उसके लिए दुआ कर रही हैं, बहुत मुमकिन है अल्लाह ताला उनकी दुआ कबूल करके इसकी मगफिरत कर दे। तो इससे ये मालूम हुआ कि तमाम मखलूकात तालिब इल्म के लिए दुआ करती हैं मगफिरत के लिए। आप सोचिए कितना अजीब है कि एक एक शख्स चाहे वो मर्द हो औरत हो, अपने घर में बैठ के एक हदीस की किताब पढ़ रहा है, नीयत क्या है, इल्म हासिल करना है। या कोई शख्स है मर्द हो या औरत, दीन सीखने के लिए अपने घर से धूप में और तकलीफ की बारिश में घर से निकल के कहीं दीनी मजलिस में जा रहे हैं, क्यों, क्या नियत है, इल्म हासिल करना है, दीन का इल्म सीखना है। वो अपने काम में मसरूफ हैं लेकिन सारी मखलूकात उनके लिए दुआ कर रही हैं, अल्लाह इनकी मगफरत कर दे। सोचिए कितनी, यानी कितनी अजीब बात है, इंसान के रोंगटे खड़े होंगे अगर वो सोचे इसको कि सारी हर चीज इस वक्त में दुआ कर रही है हमारे लिए कि ये अल्लाह इनकी मगफरत कर दे, अल्लाह इनकी मगफरत कर दे। सवाल यहां पर ये भी पैदा होता है कि ऐसा क्यों, ये क्यों मगफरत की दुआ करते हैं। उलमा ने बहुत सारी वजूहात इसमें जिक्र की हैं। नंबर एक, उलमा ने कहा कि जमीन पर जो इंसान का बिगाड़ होता है उस बिगाड़ का नुकसान इंसान का इंसान को भी होता है और इंसान का जानवरों को भी होता है। यानी अगर एक इंसान दीन का इल्म हासिल न करे, उसके दिल में अल्लाह का डर पैदा ना हो, उसको शरीयत का हुक्म मालूम ना हो, तो वो जानवरों पर जुल्म करेगा। इंसान तो इंसान, वो जानवरों पर भी जुल्म करेगा। आप देखिए अभी जो कुर्बानी के बकरे लाते हैं लोग, क्या करते हैं, बकरे आपस में लड़ाते हैं, कुछ लोग मुर्गियां लड़ाते हैं। पहले जमाने में खासतौर से नवाब लोगों को कुछ काम नहीं था, ये काम शुरू कर दिया था उन्होंने, तो मुर्गों को आपस में लड़ाते हैं, बकरियों को लड़ाते हैं, या शिकार के लिए निकल जाते हैं और जिसका जो चीज जी में आए उसका शिकार करते हैं। तो एक इंसान को शरीयत का इल्म अगर नहीं होगा तो बहुत मुमकिन है वो इंसान तो इंसान जानवरों पर भी जुल्म करेगा। दूसरा है कि शरीयत का इल्म अगर नहीं होगा और गुनाह करेगा तो अल्लाह की तरफ से भी पकड़ आएगी, आसमान से अजाब आएगा। तो आसमान से जो अजाब आएगा इंसान के साथ साथ जानवरों को भी उसका नुकसान होगा। जलजला आएगा मसलन, तो इंसान उसमें अच्छे भी मरेंगे बुरे भी मरेंगे। क्योंकि आया बुरों की वजह से, लेकिन अच्छों को भी नुकसान उसमें होता है, और इंसान तो इंसान, जानवर भी उसकी लपेट में आ जाते हैं, सैलाब आ गया, इस तरह से कुछ आ गया, कभी आजमाइश के लिए होता है, कभी अजाब के तौर पर भी होता है। तो अल्लाह की तरफ से जब आसमान से अजाब आएगा तो उसमें इंसान के साथ साथ जानवर भी लपेट में आ जाते हैं। लेकिन अगर इंसान सही इल्म वाला हो तो वो इल्म उसकी अपनी जिंदगी बदलेगा, और उस इल्म के जरिए से, दावत के जरिए से दूसरों की जिंदगी भी वो इंसान बदलेगा। तो तालिब इल्म खुद भी अपनी जिंदगी बनाता है, और अल्लाह के अजाब से बचने के रास्ते उसको मालूम होते हैं, वो अपनी जिंदगी को बदलकर अल्लाह की यानी अजाब की बजाय मगफिरत और रहमत का हकदार होता है। और ऐसा इंसान इल्म की बुनियाद पर पूरे माशरे को सही बनाता है, पूरे समाज को अच्छा बनाता है, और समाज जब अच्छा होगा तो अल्लाह का अजाब भी रुक जाएगा, जानवरों को भी नुकसान नहीं होगा। फिर समाज जब अच्छा होगा तो समाज के अफराद, इंसान तो इंसान, जानवरों के भी हक अदा करेंगे। तो इस वजह से सारी मखलूकात तालिब इल्म के लिए मगफिरत की दुआ करती हैं, इसलिए कि ये चाबी है माशरे के सही होने के लिए और अल्लाह की तरफ से और समाज में फसाद और अजाब से बचने के लिए। तालिब इल्म ही है जो अपने इल्म के जरिए से पूरे माशरे को अल्लाह की रहमत का हकदार बना सकता है। तो तालिब इल्म के लिए सारी मखलूकात, यहां तक के समंदर की मछलियां भी मगफिरत की दुआ करती हैं। तो ये हिकमत है, उलमा ने ये बात इसमें जिक्र की है। तो इस हदीस से दो बातें मालूम हुई। नंबर एक, इल्म का हासिल करना हर इंसान पर अपनी जिम्मेदारी के एतबार से फर्ज है। नंबर दो, इल्म हासिल करने की तलब में जब आदमी निकलता है, चाहे वो घर से ना भी निकले, घर में ही इल्म हासिल करे, तब भी सही जरिए से अगर वो इल्म हासिल कर रहा है तो ऐसे तालिब इल्म के लिए तमाम मखलूकात मगफिरत की दुआ करती है। तो जाहिर बात है इल्म का हासिल करना कितना उम्दा अमल है और फर्ज भी है। दूसरी चीज, तालिब इल्म जब जन्नत के रास्ते यानी इल्म के रास्ते पर चलता है तो अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान करता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाया, मन सलका तरीकन यल्तमिसु फीहि इल्मन सहलल्लाहु लहू बिही तरीकन इलल जन्नत। इमाम मुस्लिम ने किताब जिक्र व दुआ व तौबा व इस्तिगफार में इसको रिवायत किया है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, आप फरमाते हैं कि मन सलका तरीकन, जो कोई ऐसी राह चले, यल्तमिसु फीहि इल्मन, जिसमें उसका मतलूब, उसका मकसूद इल्म का हुसूल हो, यानी इल्म की तलाश में, इल्म के तलब करने के लिए कोई शख्स अगर कोई रास्ता चलता है, सहल अल्लाहु लहू बिही तरीकन इलल जन्नत, उसके इस अमल की वजह से, इल्म की तरफ चलने की बरकत से अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान कर देता है। इल्म का रास्ता जन्नत का रास्ता है, जो इल्म के रास्ते पर चलता है उसके लिए जन्नत का रास्ता आसान कर दिया जाता है। ऐसा क्यों? आप देखिए, जन्नत में जाने के लिए दो चीजें जरूरी हैं, एक सही इल्म, दो सही अमल। एक सही इल्म, दूसरे सही अमल। अब अमल सही कब होगा? जब इल्म सही होगा। और अमल में जो रुकावटें आएंगी, शैतान की तरफ से वसवसे आएंगे, उनका हल भी इल्म में है। इसी तरह से अमल में अगर कुछ कमी रह गई, भरपाई का इल्म अगर है तो अमल की भरपाई होगी। जैसे मसलन नमाज में भूल गए, सजदा ऐसा हो का तरीका मालूम नहीं है तो नमाज कैसे सही होगी? अगर नजासत वगैरह और पाकी के मामलात मालूम नहीं है तो इबादत कैसे सही होंगी? तो आदमी का अमल भी सही होता है जब आदमी का इल्म सही होता है। फिर अमल में कमी कोताही रह जाए, इल्म ही से वो मालूम होता है कि कैसे इसकी भरपाई करना है। अमल में शैतान जो दिल में बुरे बुरे ख्याल डालता है, नफ्स उसको अमल से रोकता है, या शैतान रियाकारी पर खड़ा करता है, उसका इलाज भी इल्म में है। आदमी इल्म ही से इस सब मुसीबत से निपटता है। तो इस एतबार से अमल की इस्लाह, इल्म की इस्लाह या इल्म की सेहत पर मबनी होती है। आदमी का अमल सही कब होता है? जब उसका इल्म सही होता है। अब एक इंसान इल्म जब हासिल करने के लिए निकलता है, जब सही इल्म की तलब में आदमी आगे बढ़ता है, तो दो काम में से एक काम वो कर रहा है। अब उसके बाद सिर्फ दूसरा काम बच गया, जो इल्म उसके पास आएगा उस पर उसने अमल करना है। तो जाहिर बात है, जन्नत में जाने के लिए दो चीजों में से एक चीज वो हासिल कर चुका है, अब बस उस पर अमल करना है। दूसरी बात ये कि इल्म चूंकि اللہ کی طرف سے آنے والا علم ہے قرآن و سنت کا علم، اور اس کا حاصل کرنا ایک نیکی ہے، تو اللہ تعالیٰ کی طرف سے جو آدمی نیکی کی طرف بڑھتا ہے اللہ تعالیٰ اس کے لیے اور راستہ کھولتا ہے۔ والذین جاہدوا فینا لنہدینہم سبلنا، کہ جو ہماری خاطر جد و جہد کرتے ہیں، مجاہدہ کرتے ہیں، سخت کوشش کرتے ہیں، ایفرٹس اپنے لگاتے ہیں، تو ہم اپنی راہوں میں ان کو رہبری عطا کرتے ہیں، اللہ تعالیٰ ان کے لیے راستے آسان کرتا ہے۔ والذین اهتدوا زادهم هدى، اللہ تعالیٰ فرماتا ہے کہ جو لوگ ہدایت کی پیروی کرتے ہیں ہم ان کی ہدایت کو اور بڑھاتے ہیں، جو لوگ ہدایت کی پیروی کرتے ہیں ہم ان کی ہدایت کو اور بڑھا دیتے ہیں۔ تو جو انسان علم کا راستہ چلتا ہے وہ جنت کا راستہ چلنے والا ہو جاتا ہے، اس کے لیے جنت کا راستہ آسان کر دیا جاتا ہے۔ آپ سوچئے جنت کا راستہ آسان ہونا کتنی بڑی نعمت ہے، شیطان صراط مستقیم پر بیٹھا ہوا ہے اور ہر وقت انسان کو بھڑکانے کے لیے الگ الگ رنگ بدل بدل کے، بھیز بدل بدل کے آتا ہے، اور نفس انسان کا فوراً آگے بڑھ کے شیطان کی بات کو مان لیتا ہے۔ ایسی مصیبت میں انسان اگر اس کے پاس علم نہ ہو اس سے نپٹنے کا، تو آپ بتائیے انسان کیسے بچ سکتا ہے، کیسے وہ صراط مستقیم پر قائم رہتے 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 جنت تک پہنچ سکتا ہے، کیسے ہو سکتا ہے؟ اس لیے انسان کے لیے ضروری ہے کہ وہ آزمائش میں سب سے پہلے علم حاصل کرے کہ اس آزمائش میں کیسے پورا اترنا ہے۔ فتنوں سے نپٹنے کے لیے سوجھ بوجھ ضروری ہے، اور سوجھ بوجھ علم کے بغیر ممکن نہیں ہے، کیونکہ آدمی کی اپنی عقل صحیح اور غلط کہیں بھی جا سکتی ہے، لیکن اللہ کی طرف سے آیا ہوا علم یہی صحیح حل انسان کو دیتا ہے۔ اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہاں پر بتلایا کہ جو علم کی طلب میں کوئی راہ چلتا ہے اللہ تعالیٰ اس کے لیے جنت کا راستہ آسان کرتا ہے۔ یہ وہ ساری باتیں ہیں کہ جیسے مثلا آپ گھر سے درس کے لیے نکل رہے ہیں، آپ اپنے دل میں نیت کریں کہ دیکھو میں علم کے حاصل کرنے کے لیے جا رہا ہوں، ہم علم کے حاصل کرنے کے لیے جا رہے ہیں۔ اب یہ جو چیز ہے نیت کا پیدا کرنا، یہ آدمی کے عمل کے اندر جان پیدا کرتا ہے۔ تخلیص نیت آدمی کے عمل کو قیمتی بناتی ہے، اس کے اندر آدمی کو اور زیادہ لذت دیتی ہے۔ نیت کو صحیح کرنا، عمل سے پہلے نیت کی اصلاح کرنا، یہ آدمی کے عمل کو اور زیادہ لذیذ بنا دیتی ہے اور زیادہ آخرت میں وزنی اور بھاری بنا دیتی ہے۔ اس لیے ہم جو بھی فضیلتیں یہاں پر ذکر ہو رہی ہیں ان کا استشعار، ان کو سوچنا، ان کا احساس پیدا کرنا، غور کرنا ان میں کہ ہم کیا کر رہے ہیں، تو یہ جو سوچنا ہے آدمی کو ایک نئی سوچ دیتا ہے، اس کو ایک نیا جذبہ دیتا ہے، اس کے عمل کو اور زیادہ قیمتی بنا دیتا ہے۔ آئیے آگے بڑھتے ہیں کہ علم کی طلب کا اس کی فضیلت کیا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں ما من خارج یخرج من بیت فی طلب العلم الا وضعت له الملائکۃ اجنحتها رضا بما یصنع، جو بھی گھر سے نکلنے والا اپنے گھر سے علم کی طلب میں نکلتا ہے تو الا وضعت له الملائکۃ اجنحتها رضا بما یصنع، جو انسان اپنے گھر سے علم کی طلب میں نکلتا ہے تو فرشتے اس سے راضی ہو کر، اس کے عمل سے راضی ہو کر، اس سے خوشی خوشی، اس کے عمل پر خوش ہو کر اس کے آگے اپنے پر جھکا لیتے ہیں، اس کے لیے اپنے پر بچھا دیتے ہیں۔ سوچیے ابھی کہ ایک طالب علم ہے، پھٹے ہوئے کپڑے ہیں، غریب ہے، جیب میں پیسے نہیں ہیں اور بھوکا بھی ہے، اب وہ علم کے لیے اپنے گھر سے نکلا، کوئی جانتا نہیں کہ اس کی کیا قدر ہے، کسی کو معلوم نہیں کیوں جا رہا ہے، کہاں جا رہا ہے، لیکن اللہ تعالیٰ کو معلوم ہے کہ یہ بندہ کتنا قیمتی ہے۔ تو اللہ تعالیٰ اپنے نور کے بندوں کو، اپنے فرشتوں کو اس بات کا حکم دیتا ہے کہ وہ اپنے پر اس کے لیے بچھائیں۔ اس حدیث کو امام احمد، ابن ماجہ، ابن حبان اور حاکم نے روایت کیا ہے، اور صحیح الجامع صغیر میں 5702 پر شیخ الالبانی نے اس کو صحیح کہا ہے۔ یعنی ایک طالب علم کی اتنی قدر ہے کہ فرشتے اس کے لیے اپنے پروں کو بچھاتے ہیں۔ علماء نے کہا اس کے کئی معنی ہیں، ایک تو یہ کہ ظاہر معنی ہے، یعنی اس کے قدموں تلے اپنے پروں کو بچھا دیتے ہیں اس کے عمل سے خوش ہو کر، کیونکہ اتنا بڑا عمل یہ کر رہا ہے کہ بہت ہی احترام کے لائق ہے، اس کے لیے اپنے پر بچھا دیتے ہیں اور اس کو دکھائی نہیں دیتا ہے، لیکن इसकी खबर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमको दी कि ऐसा होता है। दूसरे ये, जैसे आदमी को बाज़ औक़ात दिखाई नहीं देता लेकिन खबर से उसको अच्छा लगता है, कैसे? डॉक्टर आपको बोलेगा ये दवाई आप खाओगे ना, दो दिन में आप एकदम ठीक ठाक हो जाओगे। अब आदमी दवाई खा के खुश हो जाता है, चलो जैसा करना चाहिए था वैसा, अब पेट में जाके दिखाई नहीं दे रहा है। कोई टॉनिक पी रहा है, मोटे हो जाओगे आप, सेहत मिल जाएगी आपको, या कुछ और चीज है उसको बताया जाता है कि आप आज ऐसा करो 10 साल बाद ऐसा होगा। तो एक इंसान जो है देखता नहीं है लेकिन सच्चे की खबर से उसको प्रोसेसिंग मालूम होता है कि हाँ ऐसा हो रहा है, मुझको अच्छा लग रहा है। तो एक आदमी जो है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात पर यकीन अगर रखे तो उसको लज्जत महसूस होगी। वो एक एक कदम पर सोचेगा देखो हमारी नीयत अच्छी है, हम इल्म के हासिल करने के लिए जा रहे हैं, अल्लाह और उसके रसूल का इल्म हासिल करने के लिए घर से निकले हैं, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात झूठी नहीं हो सकती है। यकीनन फरिश्ते इस वक्त हमारे लिए, अगर अल्लाह हमारा अमल कबूल करे तो इस वक्त फरिश्ते हमारे लिए अपने पर बिछा रहे हैं। कितना खुशी उसको होगी, कितनी खुशी उसको होगी। तो इस हदीस से मालूम हुआ कि फरिश्ते तालिब इल्म के लिए पर बिछाते हैं। बाद उलमा ने कहा कि जैसे यानी रहमत से परिंदा अपने परों को झुका लेता है शफकत से अपने चूजों के लिए, तो हिफाजत के तौर पर या इकराम के तौर पर या तवाजो के तौर पर फरिश्ते इनके आगे बा अदब खड़े होते हैं, तालिब इल्म के लिए अदब से खड़े होते हैं, उसके इकराम के तौर पर उनके लिए जो है अपने परों को झुका देते हैं रहमत और उनके इकराम के तौर पर। तो कितनी बड़ी बात है, चाहे ये मोहब्बत में हो, चाहे ये इकराम से हो, चाहे कदमों के नीचे पर झुकाए जाए, चाहे अदब से वो खड़े हों तालिब इल्म के लिए, ये सारी चीजें आप सोचिए कि जो बंदे फरिश्ते गुनाह नहीं करते हैं, एकदम पाक हैं, साफ हैं, अल्लाह के फरमाबरदार हैं, नूर की मखलूक हैं, ये एक आम इंसान के लिए पर झुकाए अपने, पर बिछाए अपने, कितना बड़ा इकराम है अल्लाह की तरफ से। फिर भी आदमी इल्म हासिल करने के लिए नहीं निकले, नहीं चले, नहीं बढ़े, तो ऐसा आदमी कितना महरूम इंसान है। इसलिए बहुत जरूरी है कि जो इल्म की कदर करता है वो काबिल कदर बनता है, इसको याद रखिए। जो इल्म की कदर करता है वो काबिल कदर बनता है, जो इल्म की नाकदरी करता है वो अपने आप को बर्बाद करता है। इसलिए कि इल्म आदमी के अमल की इस्लाह करता है, और इल्म से महरूमी अमल के बिगाड़ का सबसे बड़ा सबब है। तो बहरहाल इस हदीस से मालूम हुआ कि तालिब इल्म का इकराम फरिश्ते करते हैं। और आगे आइए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वमजतमा कौमुन फी बैतिन मिन बुयूतिल्लाह यतलून किताबल्लाह वयतदारसूनहु बैनहुम इल्ला नज़लत अलैहिमुस सकीना वगशियतहुमुर रहमा वहफ्फतहुमुल मलाइका वज़करहुमुल्लाहु फीमन इंदह। इमाम मुस्लिम ने इस हदीस को नकल किया है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वमजतमा कौमुन फी बैतिन मिन बुयूतिल्लाह, जब भी कुछ लोग अल्लाह के घरों में से किसी घर में जमा होते हैं, क्यों? यतलून किताब अल्लाह वयतदारसूनहु बैनहुम, अल्लाह के घरों में से किसी घर में जमा होकर अल्लाह की किताब की तिलावत करते हैं और आपस में उसका दर्स करते हैं। देखिए दर्स का लफ्ज, अगर आपसे कोई पूछे कहाँ ये दर्स का लफ्ज बताइए, तो आप बता सकते हैं देखिए हदीस में आया है कि वयतदारसूनहु बैनहुम, आपस में उसका दर्स करते हैं, तदारुस करते हैं, सीखते सिखाते हैं, कुरान को सीखना सिखाना, चाहे वो अल्फाज का हो या मानी का हो, तफसीर का हो, सब इसमें आता है। चाहे कुरान के अहकाम का सीखना हो वो भी इसमें आता है। वह मजतमा कौम फी बैति मिन बुयूतिल्लाह, अल्लाह के घरों में से किसी घर में का मतलब या तो इससे मसाजिद मुराद हैं, और इमाम नववी कहते हैं कि वो घर भी इसमें दाखिल हैं जो मस्जिद के अलावा हो, जहां पर दीन सीखा सिखाया जाता है। असलन मुराद मस्जिद है, लेकिन मस्जिद के ताबे वो जगहें भी आती हैं जहां पर इल्म सीखा सिखाया जाता है। तो जो भी लोग अल्लाह के घरों में से किसी घर में जमा होकर अल्लाह की किताब को पढ़ते हैं और उसको आपस में सीखते सिखाते हैं, तो क्या होता है? इल्ला नज़लत अलैहिमुस सकीना, एक उन पर सकीनत नाजिल होती है। सकीनत, उलमा ने बहुत सारी बातें कही हैं जिनमें से एक माना यह है कि उन पर सुकून नाजिल होता है, उनके दिलों में यकीन और इत्मीनान बढ़ जाता है, उनके दिलों में साबित कदमी पैदा होती है, उनके दिलों में सुकून और رحمت اور نرمی آتی ہے. تو قرآن کی مجالس میں بیٹھنے سے آدمی کے دل میں کیا ہوتا ہے, سکینت ان پر نازل ہوتی ہے, سکون ان پر چھا جاتا ہے. وَغَشِيَتْهُمُ الرَّحْمَةُ, نمبر دو, ان پر ان کو رحمت ڈھانپ لیتی ہے. اللہ کی رحمت ایسے بندوں پر ہوتی ہے جو قرآن کا علم حاصل کریں. نمبر تین, وَحَفَّتْهُمُ الْمَلَائِكَةُ, اور فرشتے ان کو ڈھانپ لیتے ہیں, گھیر لیتے ہیں. تو فرشتے اس مجلس میں موجود ہوتے ہیں جہاں پر قرآن کی تعلیم ہوتی ہے, جہاں پر قرآن کی تعلیم ہوتی ہے اور اس کو پڑھا جاتا ہے, سیکھا جاتا ہے, وہاں پر فرشتے موجود ہوتے ہیں اور اس مجلس کو فرشتے گھیرے ہوئے ہوتے ہیں. سوچیے, فرشتوں کی حفاظت میں اور اسی طرح سے فرشتوں کے یعنی صحبت ان کو ملتی ہے جو قرآن کو سیکھتے سکھاتے ہیں. وَذَكَرَهُمُ اللَّهُ فِي مَنْ عِنْدَهُ, اور اللہ تعالیٰ ان کا تذکرہ ان میں کرتا ہے جو اس کے پاس ہیں, یعنی جو اونچے فرشتے ہیں جو اللہ کے قریب ہیں. تو ایسے جو فرشتے ہیں اللہ تعالیٰ بطور فخر اور بطور ثنا تعریف کے طور پر ان کا تذکرہ ان میں کرتا ہے کہ دیکھو میرے بندے علم حاصل کر رہے ہیں, قرآن پڑھ رہے ہیں, قرآن سیکھ رہے ہیں, تو اللہ تعالیٰ ان کا ذکر ان میں کرتا ہے. تو اس سے معلوم ہوا کہ اجتماعی طور پر قرآن و سنت کا علم حاصل کرنا, کیونکہ قرآن کا سیکھنے میں سنت کا سیکھنا اپنے آپ آ جاتا ہے, کیونکہ قرآن کو سمجھنا سنت کے بغیر ممکن نہیں ہے. وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ, کہ اللہ تعالیٰ فرمایا کہ اے نبی, ہم نے آپ پر اس ذکر کو, نصیحت کو, قرآن کو نازل کیا ہے تاکہ آپ لوگوں کو بتلا دیں کہ ان کے رب کی طرف سے ان کے پاس کیا آیا ہے. تو ظاہر بات ہے اللہ کے نبی نے سمجھایا اور وہی سمجھایا ہوا آج ہم کو پہنچانا ہے, تو ظاہر بات ہے قرآن کے ساتھ سنت اپنے آپ آ جاتی ہے. تو قرآن و سنت کی مجالس جہاں ہوتی ہیں تو وہاں پر چار چیزیں حدیث میں مذکور ہیں. ایک, ان پر سکینت نازل ہوتی ہے. دو, اللہ کی رحمت ان کو ڈھانپ لیتی ہے. تین, فرشتے ان کو ڈھانپ لیتے ہیں, گھیر لیتے ہیں. اور چار, اللہ تعالیٰ کے پاس جو مقرب فرشتے ہیں ان میں اللہ تعالیٰ ان کا تذکرہ بطور فخر اور بطور تعریف کرتا ہے. اب بتائیے, بندہ زمین پر بیٹھا ہے اور آسمان والا اس کا نام لے کے کہہ رہا کہ میرا فلاں بندہ یہ دین کا جو ہے یعنی دین کی دعوت دے رہا ہے یا دین کو سیکھ رہا ہے. تو اس طرح کا تذکرہ اللہ تعالیٰ کی بارگاہ میں ہونا یہ بندے کے لیے بڑے فخر کی چیز ہے اور بہت ہی شوق کی اور بہت ہی قرب کی چیز ہے. تو یہ عمل کیسے ہوتا ہے؟ جب بندے کو جگہ ایک جگہ پر جمع ہو اور وہاں پر قرآن کو سیکھے سکھائیں. اس سے کوئی انسان یہ دلیل نہ لے کہ لوگ جو مرنے کے بعد قرآن خوانی کرتے ہیں وہ بھی اس میں آ جاتا ہے, اس میں یہ مراد نہیں ہے. قرآن خوانی اگر صحیح ہوتی, جیسے یہاں مرنے کے بعد بخشنے کے لیے ہوتی ہے, تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں ہوتی تھی, لیکن وہاں ایسا نہیں ہوتا تھا, اس لیے یہ ثابت نہیں ہے. ہاں, اس حدیث میں جو ذکر ہوا ہے, یتلون کتاب اللہ ویتدارسونہ بینہ, کہ اللہ کی کتاب پڑھتے اور آپس میں اس کا درس کرتے ہیں, تو مراد اس سے سیکھنا سکھانا ہے. جہاں پر بیٹھ کے لوگ اس کو سیکھے سکھائیں, ایسی مجالس اس میں آتی ہیں. تو بہرحال یہ کچھ باتیں ہیں اس سلسلے میں کہ علم کا حاصل کرنا کتنا ضروری ہے, اور علم کے سلسلے میں یعنی کوشش کرنا کتنا قیمتی ہے. آخری حدیث میں ذکر کر رہا ہوں اس سلسلے میں, تو یہ موضوع ہمارا مکمل ہو جائے گا اور اس کے بعد بچے گا اہل علم کو یاد کرنا یا اہل علم کی فضیلت, اور پھر اس کے بعد جہالت ہے, جہالت کی کیا برائی ہے. پانچویں چیز اس میں جو ہے وہ یہ کہ علم کا حاصل کرنا اور علم حاصل کرنے والا مجاہد کی طرح ہے, یعنی جو اللہ کی راہ میں سخت کوشش کرتا ہے, یہاں تک کہ اللہ کے دین کے لیے اپنی جان بھی دے دیتا ہے. تو اتنا قیمتی عمل جو اپنی جان اللہ کے لیے قربان کرنے کے لیے تیار ہونا, یہ علم حاصل کرنے والا اسی کے برابر ہے. علماء نے, ابھی یہ تفصیل ہے انشاءاللہ میں اس کو اگلے درس میں ذکر کروں گا, لیکن اختصار میں یہاں ذکر کر رہا ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, من جاء مسجدی ہذا, جو ہماری اس مسجد میں آئے, لم یأتہ الا لخیر یتعلمہ او یعلمہ, وہ صرف اسی وجہ سے مسجد آیا ہے یعنی مسجد نبوی, کہ خیر کو سیکھے یا اس کو سکھائے. اگر علم کا اس کی ضرورت ہے علم تو سیکھے, اگر علم والا ہے کوئی پوچھتا ہے تو اس کو سکھائے. جو ہماری اس مسجد کو آئے, اور اس کا آنا صرف اسی لیے ہے کہ وہ علم سیکھے, خیر سیکھے یا سکھائے. فَهُوَ بِمَنزِلَةِ الْمُجَاهِدِ فِي سَبِيلِ اللَّهِ, تو وہ ایسا ہے, اس کا مرتبہ اللہ کی راہ میں مجاہد کی طرح ہے. अल्लाह की राह में जो आदमी मुजाहिदा कर रहा है उसकी तरह है। इसको इब्न माजा और हाकिम ने रिवायत किया है। तो इससे मालूम हुआ कि इल्म भी जिहाद है, और इसकी तफसील में अगले दर्स में जिक्र करूंगा कि इल्मी जिहाद अफजल जिहाद है। इब्न कय्यिम ने कई सफहात में बात लिखी है। तो इस हदीस से मालूम हुआ कि इल्म के लिए किसी जगह पर हाजिर होना यह भी जिहाद है, और ऐसा इंसान सीखने के लिए जाए या सिखाने के लिए जाए उसका मर्तबा मुजाहिद की तरह है, क्योंकि मुजाहिद दीन की हिफाजत करने वाला होता है, इसलिए इल्म खुद ही दीन की हिफाजत का जरिया है। ये इब्न माजा और हाकिम की रिवायत है, और सैयद जामे सगीर 6184 पर शेख अल अल्बानी ने इसको सही कहा है। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन खरजा फी तलब इल्म कान फी सबीलिल्लाह हत्ता यरजिह, जो इल्म की तलब में बाहर निकले वो अल्लाह ही की राह में है यहां तक कि वापस लौट जाए, यानी वो लौटने तक अल्लाह की राह में है जो इल्म के लिए निकला हुआ है। इसको इमाम तिर्मिजी ने रिवायत किया है, और सही तरगीब में हदीस नंबर 88 पर शेख अल अल्बानी ने इसको हसन लिगैर ही कहा है, यानी हदीस काबिल कबूल है, ये दलील बन सकती है। तो इन दोनों हदीसों से बात मालूम हुई कि इल्म का हुसूल और इल्म की तालीम ये भी मुजाहिदे में आता है, ये भी जिहाद में दाखिल है। इससे उन लोगों की गलत फहमी दूर होती है कि जो लोग जिहाद का मतलब सिर्फ कत्ल करना या जंग करना ही लेते हैं, बल्कि इस्लाम में जिहाद के माना सख्त कोशिश करने, एफर्ट्स और स्ट्रगल के हैं। तो इस एतबार से जो भी कोशिश एक इंसान दीन की हिफाजत के लिए करे वो जिहाद कहलाती है, जरूरी नहीं कि उसमें जंग हो। इल्म का हासिल करना और इल्म का सिखाना और बातिल को रद्द करना और दीन की मुदाफियात करना, हक को हक साबित करना, बातिल को बातिल साबित करना, ये भी जिहाद है, बल्कि ये बड़ा जिहाद है। तो बहरहाल ये कुछ चीजें थीं जो इल्म की फजीलत में थीं। अगले दर्स में इंशाल्लाह इससे आगे हम चीजें देखेंगे कि इल्म के ताल्लुक से और क्या बातें हैं। قال سبحانه وتعالى وقل رب زدني علما, अल्लाह ताला की बड़ी नेमतों में से एक बहुत ही अजीम शान नेमत इंसान को अल्लाह की तरफ से मिलने वाला इल्म है। यही वो इल्म है जिसके जरिए से एक इंसान अल्लाह ताला को पहचानता है, यही वो इल्म है जिसके जरिए से इंसान अल्लाह ताला की पसंद और नापसंद को जानता है, यही वो इल्म है जिसके जरिए से इंसान को जिंदगी का मकसद, उसकी तख्लीक की वजह कि उसको क्यों बनाया गया है, उसको क्यों पैदा किया गया है, ये सबब और ये मकसद और ये हिकमत उसको मालूम होती है। यही वो इल्म है जिसके जरिए से इंसान दुनिया में फितनों से निकलने के लिए राह पाता है। इल्म अल्लाह ताला की बहुत बड़ी नेमत है, और अल्लाह ताला की खुसूसी सिफात में से एक सिफत खुद इल्म है। अल्लाह ताला बंदों के हालात को जानता है और उनकी हाजात और उनके मसाइल को जानता है, और अल्लाह ताला उनका हल जानता है। अल्लाह ताला इल्म वाला है और कुदरत वाला है। इस एतबार से इल्म एक लाजमी चीज है, और अल्लाह ताला की सिफात में से एक बहुत ही अहम तरीन सिफत है जो बंदे के ईमान में मजीद इजाफा करती है और बंदे को मजीद अमल पर और अल्लाह से उम्मीद और अल्लाह से खौफ पर डालती है। इसलिए कि बंदा जब इस बात को जानता है कि अल्लाह जानता है, अल्लाह को मालूम है, तो फिर अपने मसाइल में अल्लाह की तरफ मुतवज्जा होता है, अल्लाह ताला की तरफ वो हाथ फैलाता है, हाथ उठाकर अल्लाह से मांगता है। इसलिए कि वो जानता है कि जब अल्लाह से मांगेगा अल्लाह अता करेगा, इसलिए कि अल्लाह को इसकी दुआ मालूम है, इसके मसाइल मालूम है, इसके मसाइल का हल मालूम है। ये इल्म इंसान को डर पे डालता है कि अल्लाह ताला देख रहा है, अल्लाह ताला इसकी हरकत व सकनात को देखता है, जानता है, और इस वजह से एक इंसान के अंदर अल्लाह का अल्लाह ताला ने फरमाया वक़ुर रब ज़िदनी इल्मा, ए नबी आप अल्लाह ताला से बतौर दुआ यूं कहें कि ए मेरे रब मुझे इल्म और ज्यादा बढ़ा दे। تو علم سارے مسائل کے حل کا پہلا حصہ ہے، یا آپ کہہ سکتے ہیں کہ مسائل کے حل کے لیے یہ لازمی شرط ہے، اس لیے کہ اس کے بغیر انسان کچھ کر نہیں سکتا ہے، نہ اس کی عبادت صحیح ہو سکتی ہے، نہ وہ حقوق صحیح طور سے ادا کر سکتا ہے، نہ اپنی منزل کی طرف صحیح قدم اٹھا سکتا ہے، نہ دنیوی مسائل حل کر سکتا ہے، نہ آخرت کے اعتبار سے تیاری کر سکتا ہے۔ اس لیے علم ضروری ہے۔ یہی وجہ ہے کہ ہمارے لیے دعوت کے مرحلے میں یا اسی طرح سے اس سے پہلے عبادت و اعمال کے مرحلے میں سب سے پہلی اور لازمی شرط، لازمی ضروری چیز دین کا صحیح علم ہے۔ اس سے پہلے کچھ درس، دو درس ہمارے ہوئے، اس میں ہم نے علم کی اہمیت، طالب علم کی اہمیت، اس کی فضیلت، اور اسی طرح سے علم کی طلب میں چلنے اور کوشش کرنے کی فضیلت دیکھی تھی۔ آج اس سے آگے کا حصہ ہم لیں گے کہ علم کی حفاظت اور اس کو یاد کرنے، اس کو لکھ کر محفوظ کرنے کی کیا فضیلت ہے۔ اس میں کوئی شک نہیں ہے کہ علم کا محفوظ کرنا ضروری ہے، اس لیے کہ اگر علم محفوظ کرنا ضروری نہ ہوتا تو اللہ کے نبی صلی اللہ علیہ وسلم قرآن کو لکھوا کر محفوظ نہیں کراتے، اور اسی طرح سے صحابہ حدیثوں کو لکھ کر اور ان کو یاد کر کے آگے کی نسل کو منتقل نہیں کرتے۔ اور آپ سوچیے کہ اگر علم محفوظ نہ ہو تو اگلی نسلوں کو کیسے صحیح بات معلوم ہوگی۔ اس لیے علم کا حصول جتنا اہم ہے، اتنا ہی علم کا محفوظ کر کے دوسروں تک پہنچانا اہم ہے۔ اس لیے کہ ایک انسان خود دین کو سیکھے، سمجھے، اسی کے ساتھ ساتھ اگلی نسل کے لیے اس دین کی حفاظت کرے، تاکہ وہ دین زمین پر باقی رہے، لوگوں کی زندگی کی اصلاح کے لیے وہ علم اگلی نسلوں میں منتقل ہو، یہ بھی ضروری ہے۔ علم کا حاصل کرنا جیسے اہم ہے، اس کی فضیلت بھی ہے، اسی طرح سے علم کے محفوظ کر کے پہنچانے کی بھی فضیلت ہے۔ علم کی دو بنیادیں ہیں اور دینی علوم کا مدار دو چیزوں پر ہے، ایک اللہ کی کتاب قرآن کریم اور دوسرے اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیثیں ہیں۔ باقی سارے علوم انہی دو بنیادوں پر مبنی ہیں، انہی دو چیزوں پر ڈپینڈ کرتے ہیں، یہ اصل ہیں، اور باقی ساری چیزیں ان کی شاخوں کی طرح ہیں، ان کی فرع ہیں۔ قرآن کے یاد کرنے کی کیا فضیلت ہے؟ اگر کوئی آدمی پورا قرآن یاد کرتا ہے تو یہ بہت ہی اونچی چیز ہے کہ اس نے اللہ تعالیٰ کے کلام کو اپنے سینے میں محفوظ کیا۔ لیکن پورے قرآن کا حفظ کرنا جہاں اہم ہے، وہیں قرآن کے کچھ حصے کا یاد کرنا یہ بھی غیر اہم نہیں ہے، بلکہ اس کی بھی اپنی ایک فضیلت ہے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک بہت بڑے فتنے سے نجات کا ذریعہ قرآن کے بعض حصے کو محفوظ کرنا ذکر کیا ہے۔ آپ نے فرمایا، من حفظ عشر آیات من اول سورۃ الکہف عصم من الدجال، جو آدمی سورہ کہف کی ابتدائی شروعات کی 10 آیتیں محفوظ کر لے، یاد کر لے، سمجھ لے، عصم من الدجال، وہ دجال سے محفوظ ہو جائے گا، وہ دجال سے یعنی دجال کے فتنے سے بچا لیا جائے گا۔ اس کو امام مسلم نے روایت کیا ہے۔ اس آیت سے معلوم ہوا کہ دجال کے اتنے بڑے فتنے سے بچنے کے لیے قرآن کریم کی 10 آیتیں کافی ہیں۔ اس اعتبار سے قرآن کا حفظ کرنا اور اس حفظ میں فہم پیدا کرنا، اس کو سمجھنا، یہ کتنا اہم ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے بہت ساری احادیث میں بتلایا کہ انسانی تاریخ میں جتنے فتنے، جتنی آزمائشیں، جتنی خطرناک امتحان گزرے ہیں انسان کے دین و ایمان کے اعتبار سے اور فساد کے اعتبار سے، ان سارے فتنوں میں سب سے بھیانک، سب سے خطرناک، سب سے پریشان کن فتنہ اگر کوئی ہوگا تو وہ دجال کا فتنہ ہوگا۔ دجال ایک شخص ہوگا جو انسانوں کو گمراہ کرنے کے لیے آئے گا، اور اس کے پاس فوق الفطری طاقتیں ہوں گی، سپر نیچرل پاورز ہوں گے، اللہ تعالیٰ اس کو آزادی دے گا، اللہ تعالیٰ اس کو قدرت دے گا، اور وہ ایسی چیزیں کرے گا جو لوگوں کو اس بات پر مجبور کریں گی کہ وہ اس کو اپنا معبود بنا لیں۔ قیامت کے قریب وہ ظاہر ہوگا، عیسیٰ علیہ السلام آسمان سے واپس آئیں گے اور دجال کو قتل کریں گے۔ تو یہ جو فتنہ ہوگا، یہ سارے فتنوں میں سب سے بھیانک فتنہ ہوگا، इसमें आदमी बहुत आसानी से गुमराह हो जाएगा। इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो आदमी इस बात पर कुदरत रखता हो कि उसके करीब न जाए वो न जाए, इसलिए कि उसका फितना बहुत ही खतरनाक होगा, आदमी गुमराह हो जाएगा। उसकी ताकत और उसकी कुदरत को देख के आदमी गुमराह हो जाएगा। इतने बड़े फितने से बचने के लिए क्या करना है? इतने बड़े फितने से बचने के लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया कि कुरान करीम की बस 10 आयतें ऐसी हैं कि जो आदमी इनको याद कर ले, इनको महफूज कर ले, वो आदमी दज्जाल के फितने से बच जाएगा। यहां पर अल्फाज है मन हफ़िज़ 10 आयात मिन अव्वल सूरत अल-कहफ, जो सूरह कहफ की पहली 10 आयतों को महफूज कर ले, उसिमा मिन दज्जाल, वो दज्जाल से बचा लिया जाएगा। यहां पर हफ़िज़ का लफ्ज है महफूज करना, इससे उलमा ने कहा एक तो ये कि उनको याद कर ले, ये उनका महफूज करना है, दूसरे ये कि उनके मानी को समझ ले, उनके मानी को समझ ले, इसलिए कि उसमें जो बातें अल्लाह की कुदरत और अल्लाह की सिफात से मुताल्लिक हैं, आदमी अगर उनमें गौर करे तो कभी दज्जाल के फितने में मुब्तला नहीं होगा। इसलिए जो कुरान करीम में सूरह अल-कहफ की 10 आयतें शुरुआत की याद करता है वो दज्जाल से महफूज रहेगा। तो इससे बात मालूम हुई कि कुरान के बाद हिस्सों का याद करना कितना बड़ा फायदा रखता है। इस तरह की कई सूरतें हैं और कई आयतें हैं जिनकी अपनी अपनी कुछ ना कुछ फजीलत है। आदमी को चाहिए कि वो कुछ वक्त निकाले और अल्लाह के कलाम को याद करे और उनको अपने सीने में महफूज करे। दूसरी चीज, इस्लाम की जो बुनियादें हैं इल्मी एतबार से, इसमें दूसरी चीज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसें हैं। हदीस को महफूज करना, इसकी क्या फजीलत है? इब्ने अब्बास रजी अल्लाह तआला फरमाते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, नबर अल्लाह रअन समिअ मिन्ना हदीसन फहफिज़हु हत्ता युबल्लिगहु गैरह फरुब हामिल फिक्ह इला मन हुवा अफ़क़हु मिन्हु वरुब हामिल फिक्ह लैस बिफ़क़ीह। नबर अल्लाह रअन समिअ मिन्ना हदीसन, नबर अल्लाह, अल्लाह ताला उस शख्स के चेहरे को खुश रखे, अल्लाह ताला उस इंसान को सरसब्ज व शादाब रखे। नबरह, एकदम ऐसी खुशी कि जो चेहरे से छलक रही हो। एक इंसान जब बहुत खुश होता है और दिल की खुशी चेहरे से जाहिर होती है और अपनी खुशी को छुपा नहीं पाता है, इसको नबरह कहते हैं कि चेहरे पर तरोताजगी का होना, चेहरे पर फ्रेशनेस का होना, इसको नबरा कहते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तालिब इल्म के लिए एक खास दुआ दी है। आपने तालिब इल्म के चेहरे को हशाश बशाश और खुश व खुर्रम और तरोताजा रहने के लिए एक दुआ दी। आपने फरमाया, नबर अल्लाह रअन, अल्लाह ताला उस शख्स को तरोताजा रखे, खुश रखे, जो समिअ मिन्ना हदीसन, समिअ मिन्ना हदीसन, जो हमसे कोई बात सुने, जो हमसे कोई हदीस सुने, हदीस के माना बात के होते हैं, जो हमसे कोई हदीस सुने, फहफिज़हु, फिर उसको याद रखे, उसको महफूज रखे, हत्ता युबल्लिगहु गैरहु, यहां तक कि वो किसी और तक उसको पहुंचा दे, फरुब हामिल फिक्हिन इला मन हुवा अफ़क़हु मिन्हु, इसलिए कि बहुत सारे हिकमत की बात के ले जाने वाले उसको ऐसे शख्स तक पहुंचा देते हैं जो इनसे ज्यादा समझ वाले होते हैं, गहरी समझ वाले होते हैं, उस बात के ज्यादा समझने वाले होते हैं। वरुब हामिल फिक्ह लैस बिफ़क़ीह, और बहुत से हिकमत की बात को ले जाने वाले फकीह नहीं होते हैं, ज्यादा गहरी समझ रखने वाले नहीं होते हैं। इस हदीस को इमाम तिर्मिज़ी ने रिवायत किया है। इस हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने बहुत सारी बातें बयान की हैं, आप इसको गौर से समझें। नंबर एक, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने तीन काम करने पर खुशखबरी दी है और दुआ की है। ये दुआ क्या है? ये दुआ है कि अल्लाह ताला ऐसे इंसान को जो ये तीन काम करे, ऐसे इंसान को अल्लाह ताला तरोताजा रखे, फ्रेश रखे एकदम। क्या चीजें हैं वो? नंबर एक, समिअ मिन्ना हदीसन, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को सुने। नंबर दो, फहफिज़हु, उसको महफूज रखे, نمبر تین حتی یبلغہ غیرہ، یہاں تک کہ کسی اور تک پہنچا دے۔ تین کام ہیں جو علم کے اعتبار سے اور دعوت کے اعتبار سے بنیادی چیزیں ہیں۔ نمبر ایک خیر کا سننا، حق کا سننا۔ نمبر دو اس کو محفوظ رکھنا۔ نمبر تین دوسرے تک پہنچانا۔ آپ دیکھیے عام طور سے لوگ علم کے تعلق سے یا دعوت کے تعلق سے فیل ہو جاتے ہیں، تین میں سے کوئی ایک وجہ ہوتی ہے، یا تو وہ دینی مجالس میں آتے نہیں ہیں، دینی کتابیں پڑھتے نہیں ہیں، یا دینی دروس سنتے نہیں ہیں۔ تو ایک تو یہ کہ علم حاصل کرتے ہی نہیں ہیں، نمبر دو دینی مجالس میں آتے ہیں لیکن بھول جاتے ہیں جو کچھ سنا ہے وہ، پڑھتے ہیں لیکن بھول جاتے ہیں، علم کو محفوظ نہیں رکھ پاتے ہیں۔ اسی طرح سے تیسری چیز یہ کہ بعض اوقات دین کا علم سیکھتے ہیں اور یاد بھی رہتا ہے لیکن اس کو دوسروں تک پہنچا نہیں پاتے ہیں، ان کو لوگوں تک اس علم کی اشاعت نہیں کرتے ہیں، اس کو پروپگیٹ نہیں کرتے ہیں۔ تو یہ تین چیزیں ہیں جو ضروری ہیں اگر آدمی چاہتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اس دعا کا حقدار بنے، تو اس کو ان تینوں چیزوں پر عمل کرنا چاہیے۔ اور ظاہر بات ہے کہ علم کا پہنچانا علم کے سننے اور اس کے محفوظ رکھنے کا محتاج ہے۔ اگر ایک آدمی علم کی بات کو سنتا ہی نہیں ہے اور یاد بھی نہیں رکھتا ہے تو پہنچائے گا کیا؟ اس لیے ضروری ہے کہ علم کی باتوں کو سنے، ان کو یاد کرنے کی کوشش کرے، یاد رکھے اور دوسروں تک پہنچائے۔ اس میں علماء نے کہا کہ حفظ دو طرح کے ہیں، علم کا محفوظ رکھنا دو طرح کا ہے۔ بعض اوقات ایک انسان یادداشت اس کی کمزور ہوتی ہے، خاص طور سے عمر اگر زیادہ ہو جائے تو بہت ساری باتیں یاد نہیں رہتی ہیں، بعض اوقات یاد رہنے کی چیزیں بھی یاد نہیں رہتی ہیں۔ تو ایسی عمر میں جبکہ یادداشت بھی خراب ہوتی ہے، ایک انسان یہ کر سکتا ہے، یا کوئی کمزور یادداشت کا انسان ہے وہ ایسا کر سکتا ہے کہ علم کی باتیں جب وہ سنے تو ان کو لکھ کر محفوظ کرے۔ کسی کتاب میں پڑھا، اب موٹی کتاب ہے، اب اس پوری کتاب کو یاد رکھنا اس کے بس کی بات نہیں ہے، لیکن اس کتاب میں اہم ترین چیزیں، حدیثیں وغیرہ جو بھی ہوں، تو ان کو آدمی لکھ کر الگ سے کسی ڈائری میں، کسی نوٹ بک میں محفوظ کر سکتا ہے۔ کوئی درس سن رہے ہیں، اس میں کوئی ایسی بات ہے جو یاد رکھنے کی ہے، کوئی علمی نقطہ ہے، اس کو یاد نہیں رکھ سکتے ہیں، ایک دو گھنٹے درس سنیں گے پوری باتیں کیسے یاد کریں گے؟ تو اب ان کو محفوظ رکھنے کے لیے پوائنٹس، ان کے نکات انسان لکھ کر محفوظ کر سکتا ہے، ان میں جو حدیثیں ضمناً آتی ہیں ان کو لکھ کر محفوظ کر سکتے ہیں۔ تو اس اعتبار سے علم کی حفاظت بہت ضروری ہے، اس لیے کہ علم کی حفاظت کے بعد علم کی اشاعت ممکن بھی ہوتی ہے اور صحیح بھی ہوتی ہے۔ دیکھیے اگر آدمی غلط بات سنے گا، یعنی غلط طور پر سنے گا، دھیان دے کے نہیں سنے گا، تو ذہن میں غلط بات بیٹھ جائے گی، اب غلط پہنچائے گا۔ ادھوری بات سنے گا اور اس میں اپنی طرف سے توڑ جوڑ کے کچھ اور بیان کر سکتا ہے۔ تو غلط دعوت علم کے محفوظ نہ رکھنے کی وجہ سے ہوتی ہے، غلط دعوت علم کے صحیح طور سے نہ سمجھنے کی وجہ سے ہوتی ہے۔ اس لیے ضروری ہے کہ ہم علم کی باتوں کو سنیں، خصوصاً اللہ کے نبی صلی اللہ علیہ وسلم کی باتوں کو، اور ان باتوں کو محفوظ رکھیں اور ان باتوں کو دوسروں تک پہنچائیں۔ تو اس سے یہ بات معلوم ہوئی کہ جو انسان علم کی باتوں کو، حدیثوں کو سنتا ہے، یاد رکھتا ہے اور جوں کا توں پہنچاتا ہے، ایسے انسان کے لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے سرسبز و شاداب، خوش اور حشاش بشاش اور فریش اور تر و تازہ رہنے کی دعا کی ہے۔ تو اس دعا میں جو بھی انسان چاہتا ہے کہ اس کا حصہ لگے، اس کو چاہیے کہ وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اس حدیث پر عمل بھی کرے۔ تو اس سے ایک بات یہ معلوم ہوئی کہ قرآن کی حفاظت کی اپنی فضیلت ہے اور حدیث کی حفاظت کی بھی اپنی فضیلت ہے۔ اگر کوئی انسان حدیثوں کو یاد نہیں کر سکتا ہے تو وہ یہ بھی کر سکتا ہے کہ حدیثوں کو لکھ کے محفوظ کرے اور دوسروں تک پہنچائے، یہ بھی صورت اس کے پاس ہے۔ اور آج تو بہت ہی زیادہ صورتیں علم کی حفاظت کی پیدا ہو چکی ہیں، آج کمپیوٹر ہیں، آج موبائل ہیں، آج اسی طرح سے یعنی سی ڈیز کا دور ہے، آج سارے علمی باتیں اور حدیثیں اور قرآن کی تلاوت اور سب کچھ محفوظ کر کے دوسروں تک پہنچایا جا سکتا ہے۔ ایک انسان کو چاہیے کہ وہ اس علم کی حفاظت میں یعنی شریک ہو۔ ہاں یہ بات بھی یاد رکھیں کہ ایسا نہ ہو کہ ایک آدمی سوچے چلو اتنی ساری کتابیں ہیں इतनी सारी सीडीज हैं, इतना सब कुछ है, आज कंप्यूटर भी है, अब याद करने की जरूरत नहीं है, ऐसा नहीं है। इसलिए कि बहुत सारे मकामात ऐसे होते हैं जहां पर आदमी के पास वसायल नहीं होते हैं। अब अगर उसके पास इल्म उसके सीने में नहीं है तो ऐसा आदमी मोहताज हो जाता है। इसलिए बहुत जरूरी है कि इस नाकामी और नदामत से बचने के लिए आदमी इल्म की बातों को जितनी अल्लाह ने उसको सलाहियत दी है, जितनी ताकत उसको दी है, उतना इल्म याद करे। इसीलिए उलमा में मशहूर जुमला है कि इल्म वही है जो इंसान के साथ यानी हर वक्त मौजूद रहता है। जो आदमी अपने सीने में इल्म रखता है वही इल्म है, बाकी तो किताबें दुनिया भर में पड़ी हुई है। तो असल इल्म वो है जो आपके साथ है। आइए आगे बढ़ते हैं। इल्म जहां पर तालिब इल्म की फजीलत है और इल्म की अपनी एक फजीलत है, तो ये बिल्कुल वाकई जाहिर बात है कि उलमा की कितनी ज्यादा फजीलत होगी। सीखने वाले की जब इतनी ज्यादा फजीलत है तो सीखे हुए की और सिखाने वाले की कितनी फजीलत होगी। अल्लाह ताला ने कुरान करीम में इस बात को बताया है। अल्लाह ताला सूरह अज़-ज़ुमर में आयत नंबर 9 में फरमाता है, कुल हल यस्तविल लज़ीना यालमूना वल्लज़ीना ला यालमून। ए नबी, आप कहिए कि क्या वो लोग जो जानते हैं और वो लोग जो नहीं जानते हैं, क्या ये बराबर हो सकते हैं? आप इनसे पूछिए, क्या जानने वाले और न जानने वाले बराबर हो सकते हैं? जवाब इसमें खुद मौजूद है कि दोनों बराबर नहीं हो सकते हैं, न मकाम के एतबार से, न जिम्मेदारी के एतबार से, न अजर के एतबार से, न दुनिया में फहम के एतबार से दोनों बराबर हो सकते हैं, दोनों बराबर नहीं हो सकते। एक इंसान जो जानता है उसकी जिंदगी का मकसद क्या है और एक इंसान जानता नहीं है, अपनी जिंदगी जानवरों की तरह जी रहा है, इन दोनों में जमीन आसमान का फर्क है। एक इंसान जो अल्लाह के बारे में जानता है, अल्लाह की सिफात का इल्म उसको है, और एक इंसान अल्लाह के बारे में नहीं जानता है या उसका इल्म अल्लाह के बारे में नाकिस है, दोनों में जमीन आसमान का फर्क है। एक इंसान जो अल्लाह के दीन का इल्म रखता है, हलाल और हराम का इल्म रखता है, तो ऐसा इंसान जो नहीं रखता इल्म, दोनों बराबर नहीं हो सकते हैं। जो नहीं जानता है वो हराम में मुब्तिला हो जाएगा। जो इंसान शैतान के फितनों को जानता है, उसके गुमराह करने के रास्तों को जानता है, और जो नहीं जानता है, दोनों में बहुत बड़ा फर्क है। जो आदमी नहीं जानता है वो शैतान के फितने में मुब्तिला हो जाएगा, और जो आदमी इल्म रखता है वो जब उसको महसूस होगा कि शायद शैतान उसको धोखा देना चाह रहा है, फौरन अपने आप को उससे बचाएगा। इस एतबार से जानने वाले और न जानने वाले में एक बहुत बड़ा फर्क हो जाता है, अल्लाह की सिफात और अल्लाह की मारिफत के एतबार से, अल्लाह की मर्ज़ियात के एतबार से, हलाल और हराम के एतबार से, इबादात के तरीके के एतबार से, सुन्नतों के एतबार से, इसी तरह से शैतान के और नफ्स के फितनों के एतबार से, मसाइल और उनके हल के एतबार से, जिंदगी गुजारने के तरीके के एतबार से, और हर एतबार से आप देखें इंसान में जो जानता है और जो नहीं जानता है, उन दोनों के बीच में एक बहुत ही मोटी लकीर बल्कि एक दीवार है, दोनों में जमीन आसमान का फर्क है, कामयाबी और नाकामी के एतबार से। और बहुत बड़ा सबब इंसान का नाकामी का ये होता है कि आदमी के करीब मंजिल होती है लेकिन उसको मालूम नहीं होता है, इल्म न होने की वजह से वो गलत राहों पर दौड़ पड़ता है और मंजिल से और दूर होता चला जाता है। आज देखिए कितने मुसलमान हैं कि जो दीन मौजूद है, कुरान मौजूद है, सुन्नत मौजूद है, उलमा मौजूद हैं जो कुरान और सुन्नत की दावत देते हैं, लेकिन आदमी शैतान के धोखे में आकर और गुमराह लोगों के फितने में मुब्तिला होकर, एक आदमी गलत गलत चीजें करता है, शिरकियात में मुब्तिला हो जाता है, बिदात में मुब्तिला हो जाता है, और हलाल और हराम में अपनी मनमानी करना शुरू करता है, अल्लाह का दीन जमीन पर मौजूद है, दीन जानने का तरीका उसके पास है, लेकिन इल्म हासिल न करने की वजह से वो जिंदगी भर मनमाने अमल करता रहता है और ये समझता है कि अल्लाह खुश हो रहा है। ऐसा आदमी दीन की मौजूदगी के बावजूद, साफ दीन उसके पास है, अगर एक कदम बढ़ाता, कुरान और सुन्नत की तरफ आता, जिंदगी सही हो जाती, लेकिन लापरवाही की वजह से वो गलत रास्तों पर चलता रहता है और आखिर में मौत उसी शिर्क और बिदात पर हो जाती है। क्यों ऐसा हुआ? इल्म नहीं होने की वजह से, इल्म नहीं होने की वजह से। इसलिए बहुत अहम चीज यह है कि आदमी दीन का सही इल्म हासिल करे, वो इल्म जो अल्लाह की तरफ से आया है, जो अल्लाह की तरफ से आया है। इसीलिए अल्लाह ताला ने फरमाया قل هل يستوي الذين يعلمون والذين لا يعلمون, اے نبی آپ کہیے کہ وہ لوگ جو جانتے ہیں اور وہ لوگ جو نہیں جانتے ہیں کیا یہ آپس میں دونوں برابر ہو سکتے ہیں؟ برابر نہیں ہو سکتے ہیں. اسی اعتبار سے آپ یہ بھی دیکھیں کہ ایک تو ہے ذاتی لیول پر, پرسنل لیول پر ایک انسان کا ہدایت اور گمراہی کا انتخاب کرنا, دوسرا یہ کہ اگر آپ کے پاس علم ہے تو آپ نہ صرف یہ کہ خود گمراہی سے, گناہوں سے, بدعات سے, شرکیات سے بچ سکتے ہیں بلکہ دوسروں کا علاج بھی کر سکتے ہیں, دوسروں کو ہلاکت سے بچا سکتے ہیں. اس اعتبار سے اجر انسان کا بڑھ جاتا ہے. مثال کے طور پر ایک انسان اپنی نماز پڑھ رہا ہے, ایک انسان اپنے عقیدے کی اصلاح کر رہا ہے, ایک انسان اپنی عبادات کی تصحیح کر رہا ہے, ان کو صحیح کر رہا ہے. اب یہ آدمی سدھر گیا, اچھا دنیا سے گیا, ٹھیک ہے, کامیاب ہو گیا, لیکن ایک آدمی اگر اس کے پاس علم ہے, ایسا علم کہ وہ اپنے آپ کو بھی بچا سکتا ہے اور دوسروں کو رہبری دے سکتا ہے, اس کے پاس صرف یہ نہیں کہ صحیح کیا ہے غلط کیا ہے کا علم ہے بلکہ اس کے پاس دلیلیں بھی ہیں کہ صحیح کیوں صحیح ہے اور غلط کیوں غلط ہے, اس کے پاس قرآن و سنت کی دلیلیں ہیں, اس کے پاس واقعی علم ہے. اب ایسا انسان نہ صرف یہ کہ خود گمراہی سے بچے گا بلکہ دوسروں کو دلائل کے ذریعے سے مطمئن کر سکتا ہے اور گمراہ لوگوں کو صحیح راستہ بتا کر ان کو ہدایت کی طرف لا سکتا ہے. اس اعتبار سے آپ دیکھیں کہ جتنے لوگ اس کے بتانے سے ہدایت کی طرف آئیں گے ان سب کا ہدایت پر چلنے کا ثواب اس کو ملتا رہے گا. تو آپ اب دونوں کا موازنہ کریں, کمپیئر کریں کہ ایک آدمی خود دین پر عمل کرتا رہا, صحیح کیا ہے پوچھا عمل کیا, غلط کیا ہے پوچھا بچا, عبادات کا طریقہ سیکھا عمل کیا, اب وہ اپنی ذات کے اعتبار سے اپنی انفرادی زندگی میں پرسنل لائف میں وہ دین پر عمل کرتا رہا اور مر گیا, اس کا ثواب اس کو ملے گا لیکن اس سے زیادہ نہیں. لیکن ایک آدمی ہے جس نے قرآن و سنت کا علم حاصل کیا, حق اور باطل کے سلسلے میں دلائل کا علم اس نے حاصل کیا اور دوسروں کو رہبری دی, اس کے پاس نیکیوں کا انبار لگے گا. کیوں؟ اس لیے کہ اس نے اپنی نیکی تو جمائی لیکن دوسروں کو بھی رہبری دے کر اس نے ان کا بھی ثواب جمع کیا. اب یہ دونوں برابر ہو سکتے ہیں؟ نہیں, اس کا ثواب بہت تھوڑا ہے, اس کا پرسنل اپنا ہے, چھوٹی تھیلی لے کے جا رہا ہے, یہ گودام کا گودام اس کے پاس ہے, اس کے پاس بہت نیکیاں ہیں. کیوں؟ اس لیے کہ اس نے اپنی نیکیاں بھی جمع کی اور دوسروں کو رہبری دینے کی وجہ سے ان کا ثواب بھی اس کے پاس آیا. تو کیا آخرت میں اجر و ثواب اور مرتبے کے اعتبار سے کیا دونوں برابر ہو سکتے ہیں؟ نہیں. تو علم آپ کے لیے ایک راستہ کھولتا ہے, اور ظاہر بات ہے علم اسی کو کہتے ہیں جو دلائل کی بنیاد پر ہو. بس کسی کے بول دینے سے مان لینا کہ ادھر جاؤ تو ادھر جا رہے ہیں, ادھر جاؤ تو ادھر جا رہے ہیں, یہ علم نہیں ہے, یہ تقلید ہے. علم یہ ہے کہ ایک آدمی کے پاس خود اپنا نور ہو, اس کے پاس اپنا نور ہو, وہ آنکھ بند کر کے کسی کے پیچھے نہیں چل رہا ہے, اس کے پاس اپنے عمل کے لیے خود دلیل موجود ہے. اسی لیے اللہ تعالیٰ نے فرمایا قل هل يستوي الذين يعلمون والذين لا يعلمون, اے نبی آپ کہیے کہ وہ لوگ جو جانتے ہیں اور وہ جو نہیں جانتے ہیں کیا دونوں برابر ہو سکتے ہیں؟ علماء نے کہا کہ تقلید کے رد میں یہ بہت ہی عمدہ دلیل ہے کہ علم اسی کو کہا جائے گا جو دلائل کی بنیاد پر ہو, ورنہ جو تقلیدی علم ہے بس کسی کے بولنے سے مان لیا اس کو علم نہیں کہا جا سکتا ہے, اور یہ اور علم والا برابر نہیں ہو سکتے ہیں, دونوں برابر نہیں ہو سکتے ہیں. اس لیے ہم کو چاہیے کہ ہم علم دلائل کے ساتھ حاصل کریں, کیونکہ علم دلائل کے ساتھ حاصل کرنا دوسروں کی بھی ہدایت کا ذریعہ ہے اور اپنے دین کی حفاظت کا ذریعہ ہے. آپ سوچئے کہ ایک آدمی ہے کہ کوئی اچھا بڑی داڑھی والا, پگڑی والا, جبے والا آ گیا اور ہاتھ میں آسا لے کے آیا, اب وہ آدمی اس کو کہتا ادھر چلو, ابھی دیکھا اس کی داڑھی اتنی بڑی اور جبا وہ بھی سفید رنگ کا اور پھیٹا وہ بھی ہرا, فوراً اس کے پیچھے چلنے لگ گیا. پھر چار دن گئے, دوسرا کوئی آیا کالی پگڑی والا اور اس سے لمبی داڑھی والا اور اس سے بڑا جبا پہن کے آیا, اب اس کے پیچھے چل گیا. ایک آدمی جس کے پاس خود اپنا علم نہ ہو, لوگوں کے اثر سے متاثر ہو کر وہ ان کے پیچھے لگ جاتا ہے. اسی لیے آپ دیکھیں بہت سارے گمراہ لوگ بس صورت دیکھ کے لوگوں کے پیچھے جاتے ہیں, ظاہری حیثیت دیکھ کے ان کے پیچھے جاتے ہیں. کوئی بھی آدمی اچھے کپڑے پہن کر اور ایک عالم کا بھیس بنا کر ان کو گمراہ کر سکتا ہے, लेकिन एक आदमी जो दलील की बुनियाद पर दीन पर चलता है, ऐसा आदमी परखेगा, सामने वाले की बात को देखेगा, बात सही है कि नहीं है, वो दलील का मुतालबा करेगा, और अगर दलील सही हो तो मानेगा, नहीं तो नहीं मानेगा। जिस आदमी के पास पैमाना हो, जिस आदमी के पास जांचने का आला हो, उसके पास क्राइटेरिया हो, वो आदमी गुमराह नहीं होगा। जिसके पास सही तराजू है वो आदमी गुमराह नहीं होगा। जिसके पास तराजू नहीं है उसको 5 किलो बोले तो भी सही और 10 किलो बोले तो भी सही, उसको उसके पास वजन करने का कोई पैमाना ही नहीं है, वो तोल नहीं सकता है किसकी बात ज्यादा। जिस आदमी के पास अपना तराजू है उसको कोई आदमी धोखा नहीं दे सकता है, जिसके पास खुद उसका अपना नापने का बाट है। इसलिए जरूरी है कि एक इंसान के पास कुरान सुन्नत की मीजान हो, उसके पास उसूल हो, जांचने के उसूल हो, दलायल हो उसके पास कि किसकी बात मानना चाहिए किसकी बात नहीं मानना चाहिए। आज देखिए बहुत सारे लोग जिनके पास इल्म नहीं होता है, उनको फर्क मालूम नहीं होता है बाबा की बात बड़ी या अल्लाह की बात बड़ी, उनको फर्क मालूम नहीं होता है, इसीलिए वो किसी के भी पीछे लग जाते हैं। यहां से फायदा दिखाई दिया इनके पीछे चले गए, कभी वहां ज्यादा हरा भरा मामला दिखाई दिया उनके पीछे चले गए, कभी यहां पर ज्यादा लाइटिंग दिखी तो इनके पीछे चले गए। तो आदमी के पास अपना पैमाना अगर ना हो तो कोई भी आदमी आकर उसको गुमराह कर सकता है। इसलिए इल्म ऐसी ऊंची चीज है कि एक इंसान की हिदायत की जमानत उसमें है। अल्लाह ताला ने फरमाया कुल हल यस्तवी लदीन यालमूना वल्लदीन ला यालमूना। ए नबी आप कहिए कि क्या वो लोग जो जानते हैं और वो जो नहीं जानते क्या है बराबर हो सकते हैं? नहीं हो सकते हैं। गुमराही से हिफाजत के एतबार से, लोगों को गुमराही से निकालने के एतबार से, अपने इबादात और अपने आमाल और अपने अकायद की इसलाह के एतबार से, और दूसरों की रहबरी के एतबार से, दूसरों का अजर जमा करने के एतबार से, दोनों में कोई भी बराबरी नहीं हो सकती है। तो क्या क्या चीज है दोनों में फर्क करने वाली? इल्म है। इल्म है जिसके जरिए से दोनों आपस में बराबर हो जाते हैं, दोनों में फर्क हो जाता है, यानी दोनों में इल्म वाला और जो इल्म वाला नहीं है, इन दोनों में फर्क करने वाली चीज क्या है? वो इल्म है। तो ये इल्म की और अहले इल्म की फजीलत है, खुसूसन यहां पर अल्लाह ने बताया कि जानने वाले उन लोगों के बराबर नहीं है जो नहीं जानते। दूसरी चीज देखिए, इल्म के जरिए से इंसान के दराजात बुलंद होते हैं। अल्लाह ताला कुरान करीम में फरमाता है यरफअल्लाहु लजीन आमनू मिनकुम वल्लजीन ऊतुल इल्म दराजात। अल्लाह ताला उन लोगों के तुम में से उन लोगों के जो ईमान लाए और वो लोग जो इल्म वाले हैं दराजात को ऊंचा करता है या ऊंचा करेगा। यरफअल्लाहु लजीन आमनू मिनकुम, तुम में से जो लोग ईमान लाए और जिन्हें इल्म दिया गया अल्लाह उनके दराजात ऊंचे करेगा। ये सूरह अल मुजादला की आयत नंबर 11 है, सूरह अल मुजादला आयत नंबर 11। इस आयत में अल्लाह ताला ने एक खास अंदाज में रफ़े दराजात की बात की है, दराजात को ऊंचा करने की बात की है। अल्लाह ताला ने लोगों को दो ग्रोहों में तकसीम किया। अल्लाह ताला फरमाया यरफअल्लाहु लज़ीना आमनू मिनकुम, तुम में से जो लोग ईमान लाए हैं उनके दराजात, और वल्लज़ीना ऊतुल इल्म, और वो लोग जिनको इल्म दिया गया है उनके दराजात अल्लाह ऊंचे करेगा। अब सवाल यह है कि क्या इल्म वाले ईमान वाले नहीं होते हैं? इल्म वाले बगैर ईमान के कैसे होंगे? लेकिन अल्लाह ताला ने सिर्फ ईमान वालों का तस्किरा यहां नहीं किया बल्कि आम ईमान वालों का तस्किरा किया कि अल्लाह ताला ईमान वालों के दराजात को ऊंचा करता है। लेकिन अल्लाह ताला ने ईमान वालों में से खास तौर से काट के एक और जमात का जिक्र किया, एक और ग्रोह का जिक्र किया, फरमाया और वो लोग भी जिनको इल्म दिया गया अल्लाह उनके भी दर्जात को बुलंद करेगा। अहले इल्म यहां पर बात कही कि अल्लाह ताला के आम तरीका है कि जहां आम बात जिक्र की जाती है उनमें से खास को अहमियत की वजह से अलग किया जाता है। जैसे आप देखें मसलन अल्लाह ने फरमाया सूरह अल-क़दर में तनज़्ज़ुलुल मलाइकतु वर-रूहु फीहा बिइज़्न रब्बिहिम मिन कुल्लि अम्र। उस रात में लैलतुल क़द्र में फरिश्ते आसमान से उतरते हैं, ठीक है, और कौन उतरता है? अर-रूह। और रूह भी, रूह कौन है? जिब्रील। जिब्रील मलाइका में से हैं, जिब्रील फरिश्तों में से हैं। लेकिन अल्लाह ताला ने आम फरिश्तों का जिक्र करके خاص طور سے جبریل کا ذکر کیا. کیوں؟ اس لیے کہ جبریل خصوصی فرشتہ ہیں. اللہ تعالیٰ کا خاص اور مقرب فرشتہ کون ہے؟ جبریل ہیں، جو وحی کے لے جانے پر مامور ہیں. تو عام فرشتوں کا ذکر کیا گیا، لیکن ان میں سے الگ سے ذکر کیا فضیلت کی وجہ سے اللہ تعالیٰ نے جبریل کو. اسی طرح سے کئی مقامات ہیں جہاں پر بعض جگہ پر نبیوں کا عام ذکر کر کے بعض کا نام لیا، کہیں پر اعمال کا ذکر کیا تو اللہ تعالیٰ نے عمومی ایمان و عمل کا ذکر کر کے خاص اعمال کا ذکر کیا. جیسے والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر، کہ زمانے کی قسم انسان خسارے میں سوائے ان لوگوں کے جو ایمان لائے اور نیک اعمال کرتے رہے. تو ایمان اور نیک عمل ہو گیا، لیکن اس کے بعد اور نیک اعمال میں سے خصوصی عمل ذکر کیا، ایک دوسرے کو حق بات کی وصیت کرتے رہے اور ایک دوسرے کو صبر کی وصیت کرتے رہے، یہ بھی تو نیک عمل ہے. لیکن نیک اعمال کے بعد خصوصی طور پر ان دو چیزوں کا ذکر کیا، اس لیے کہ عمومی طور پر نیک اعمال اپنی ذات کے لیے ہوتے ہیں، لیکن یہ اعمال خصوصی طور پر دعوتی عمل ہے جن کا رخ دوسروں کی طرف ہے، اور سماج کی اصلاح کے لیے، سماج کی برائی کو ختم کرنے کے لیے یہ ضروری ہے. اس لیے اللہ تعالیٰ نے عمل صالح کے بعد خصوصی طور پر اس کا ذکر کیا. تو یہاں پر بھی اللہ تعالیٰ نے علم والوں کا ذکر خاص طور سے کیا ہے ایمان والوں کے بعد. یرفع اللہ الذین آمنوا منکم، تم میں سے جو لوگ ایمان لائے اللہ تعالیٰ ان کے درجات کو بڑھائے گا، اور خصوصاً ان لوگوں کے، والذین اوتوا العلم درجات، اور خصوصاً ان لوگوں کے جو تم میں سے علم والے ہیں. ابن حجر رحمۃ اللہ علیہ فرماتے ہیں کہ اہل باطل اور کافر جو بھی ہیں، یہ تو جہنم کے نچلے طبقات میں ہوں گے، نچلے درجوں میں ہوں گے، اور اللہ تعالیٰ ایمان والوں کو اونچے درجات عطا فرمائے گا اور اونچی جنتوں میں جگہ دے گا. لیکن اس اونچائی کے اعتبار سے عام جنتی تو اونچی جنتوں میں ہوں گے ہی ہوں گے، لیکن ان میں بھی مرتبے کے اعتبار سے اونچی جنتوں میں وہ لوگ ہوں گے جو علم والے تھے. ظاہر بات ہے کہ انسان اپنے عقیدے کی اور اپنی عبادات کی، اپنے اعمال کی اصلاح کرتا ہے تو جنتی بنتا ہے، لیکن آپ بتائیے کہ انسان کو اس کے عقیدے کی اصلاح اور اس کی عبادات کی اصلاح، اس کے دین کی مضبوطی کی طرف لے جانے والے کون ہوتے ہیں؟ یہ علماء ہوتے ہیں جو انسان کو صحیح رہبری دیتے ہیں، یہ علماء ہوتے ہیں جو انسان کو بتاتے ہیں صحیح عقیدہ کیا ہے، غلط عقیدہ کیا ہے، عبادات صحیح کیسی ہوتی ہیں اور غلط کیسی ہوتی ہیں. تو ایک انسان کو اس کے عقیدے اور عمل کی اصلاح کرنے والے علماء ہوتے ہیں. تو اس اعتبار سے اگر کوئی انسان جنتی بنتا بھی ہے تو اس کے جنتی بننے میں علماء اس کے ثواب میں شریک ہوتے ہیں، یعنی اس کے ثواب ان کو بھی دیا جاتا ہے، ان کے اعمال کا، ایک عام مسلمان کے عمل کا ثواب جو اس کو ملتا ہے رہبری کرنے کی وجہ سے، وہ علماء کو بھی ملتا ہے کیونکہ انہوں نے رہبری کی اس کی. اب وہ ظاہر بات ہے اس سے اونچی جنت میں ہوں گے کیونکہ انہوں نے اپنا عمل کیا وہ الگ، اور اس کے عمل کا ثواب ملا وہ الگ، اس اعتبار سے ان کا ثواب اس سے زیادہ ہوگا. تو ظاہر بات ہے کہ جس کا ثواب زیادہ ہوگا وہ اونچی جنت میں ہوگا. تو دعوت کا ثواب اتنا بڑا ہے کہ اگر ایک انسان جنت میں جاتا ہے تو اس کے جنت میں جانے میں جو اس کا رہبر ہوتا ہے اس کو بھی اتنا بڑا ثواب ملتا ہے، وہ اس سے اونچی جنت میں ہوگا. اس لیے ہم کو اس بات کو ذہن میں رکھنا چاہیے کہ ہم علم حاصل کریں، اپنے عقیدے کی، اپنی عبادات کی، اپنے معاملات کی اصلاح کریں، اور اسی کے ساتھ ساتھ دوسروں کو رہبری دیں، دوسروں کو بتائیں کہ صحیح کیا ہے، غلط کیا ہے. ہاں، یہ حکمت سے ہونا چاہیے، اس لیے کہ اگر حکمت کے ساتھ، سمجھ بوجھ کے ساتھ اگر کوئی کام نہیں کیا جائے تو صحیح کام بھی غلط نتیجے پیدا کرتا ہے. صحیح کام بھی غلط نتیجہ کب پیدا کرتا ہے؟ جب صحیح کام کو صحیح طریقے سے نہیں کریں گے. اب بتائیے، ڈاکٹر انجیکشن دیتا ہے، اب اگر غلط طریقے سے انجیکشن دے گا تو کیا ہوگا؟ علاج ہوگا؟ نہیں ہوگا، اس کو بڑے دواخانے میں لے جانا پڑے گا. تو صحیح کام بھی صحیح ڈھنگ سے کرنا چاہیے. ڈاکٹر کتنا احتیاط سے کرتا ہے، برابر نبض ڈھونڈتا ہے، یہ نہیں کرتا ہے چلو نہیں مل رہی کوئی بات نہیں کہیں بھی دے دو، ایسا نہیں چلے گا. سلائن لگا رہے ہیں چلو کوئی بات نہیں نہیں مل رہی، اچھا اس کی رگ نہیں مل رہی ہے ٹھیک ہے کہیں بھی لگا دوں کیا ہے، جسم ہی میں تو جانے والا ہے. تو ایسا آدمی سیدھا قبر میں جائے گا. تو ایک صحیح کام کرنے کے لیے ضروری ہے کہ اس کا صحیح طریقہ بھی آدمی کو معلوم ہو. اور یہ بھی علم ہی سے متعلق ہے. اس لیے بہت سارے لوگ دعوت دیتے ہیں لیکن دعوت اگر صحیح طریقے سے نہیں دیں گے تو فائدے کے بجائے نقصان ہوگا, ماننے کے بجائے آدمی نہیں مانے گا. اس لیے بہت حکمت, سوجھ بوجھ, نرمی, اخلاق کے ساتھ دعوت دینا چاہیے, یہ بھی ضروری. اس لیے انشاءاللہ ہمارے اس کورس کا آخری جو حصہ ہے جو دعوت سے متعلق ہے, دعوت کا طریقہ کیسے دعوت دیں, اس میں ہم تفصیل سے اس کو ذکر کریں گے. بہرحال تو اس آیت میں اللہ تعالیٰ نے بتلایا کہ عام ایمان والوں کو اللہ تعالیٰ اونچے درجات کر کے جنت میں ڈالے گا اور جنت میں اونچے مقام پہ رکھے گا, لیکن ان سے بھی اونچے مقامات ان کو ملیں گے جو علم والے تھے. یہی بات ابن حجر نے فتح الباری میں کہی کہ عام ایمان والے جنت میں جائیں گے لیکن ان کی رہبری کی وجہ سے اہل علم ان سے زیادہ اونچی جنت میں ہوں گے, بشرطے کہ وہ اس علم کے پابند ہو, ورنہ آدمی اگر علم کا پابند نہیں ہو تو پھر جہنم میں بھی جا سکتا ہے. اللہ تعالیٰ ہم سب کی حفاظت فرمائے. علم کی اہمیت اس اعتبار سے بھی ہے کہ دین میں سب سے اہم ترین چیز کو ثابت کرنے کے لیے علم کی ضرورت ہے, اور اللہ تعالیٰ نے اپنے ساتھ علماء کو اس اہم ترین چیز پر گواہ بنایا. اللہ تعالیٰ قرآن کریم میں فرماتا ہے شہد اللہ, شہد اللہ انہ لا الہ الا ہوا والملائکہ واولو العلم قائما بالقسط لا الہ الا ہوا العزیز الحکیم. یہ سورہ آل عمران کی آیت نمبر 18 ہے. شہد اللہ انہ لا الہ الا ہوا, اللہ تعالیٰ اس بات کی گواہی دیتا ہے, اللہ تعالیٰ خود اس بات کا گواہ ہے کہ اس کے سوا کوئی عبادت کے لائق نہیں. والملائکہ, اور فرشتے بھی اس بات کے گواہ ہیں کہ اس کے سوا کوئی عبادت کے لائق نہیں. وَأُولُو الْعِلْمِ, اور علم والے بھی اس بات کے گواہ ہیں. تو اللہ, اس کے فرشتے اور علم والے اس بات کے گواہ ہیں کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں. قائماً بالقسط, اللہ تعالیٰ انصاف پر قائم ہے, انصاف کے ساتھ قائم ہے, سب پر نگہبان ہے اور انصاف کرتا ہے, یعنی عدل کرتا ہے. قسط کے معنی عدل کے ہوتے ہیں. لا الہ الا هو العزیز الحکیم, اللہ اس کے سوا کوئی عبادت کے لائق نہیں. العزیز الحکیم, وہ زبردست ہے, غلبے والا ہے اور بڑی حکمت والا ہے. غلبے والا ہے, جب چاہے پکڑ سکتا ہے لیکن نہیں پکڑتا ہے, حکمت والا ہے, جانتا ہے کس کو کب پکڑنا ہے, کس کو مہلت دینا ہے, کس کو وقت دینا ہے, کس کو توبہ کے لیے ٹائم دینا ہے, جانتا ہے, اس کو معلوم ہے کون کیسا ہے, وہ اپنی حکمت سے فیصلے کرتا ہے. تو اللہ تعالیٰ نے یہاں پر, غور کریں علماء کی فضیلت یا اس آیت سے کیسے ثابت ہوتی ہے. آپ دیکھیں اس میں کس چیز پر گواہی دی جا رہی ہے. نمبر ایک, دین میں سب سے بڑی اور اونچی چیز کیا ہے؟ لا الہ الا اللہ. توحید دین کی اصل ہے, دین کی جڑ بنیاد ہے, اس کے بغیر دین کا تصور ہی نہیں. اگر توحید نہیں تو کیا دین ہے؟ دین ہی نہیں. وہ چیز جس میں عام طور سے انسانیت گمراہ ہوتی رہی ہے وہ کیا چیز ہے؟ وہ توحید ہے. لوگ شرک میں مبتلا ہوتے رہے ہیں. وہ چیز جس کے سمجھانے کے لیے اللہ تعالیٰ نے ہر دور میں اپنے سب سے نیک بندوں کو بھیجا, وہ توحید ہے. انبیاء جب دنیا میں آتے, لوگوں کو دعوت دیتے, جب ان کو نبی اللہ بناتا, رسول بناتا, لوگوں کے پاس بھیجتا دعوت کے لیے, سب سے پہلا پیغام ان کا کیا تھا؟ توحید. سب سے اہم چیز, سب سے پہلی دعوت اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو دی وہ توحید کی تھی, اور آخری وقت میں سب سے زیادہ جس کی تاکید کر رہے تھے وہ بھی توحید تھی. آپ آخری وقت میں اللہ کے نبی صلی اللہ علیہ وسلم, جب آپ کی وفات کا قریب آیا تو آپ اپنے چہرے پر چادر ڈال لیتے, پھر اس کو ہٹا دیتے جب دم گھٹنے لگتا. اس وقت میں آپ کی زبان مبارک سے جو کلمات نکل رہے تھے, آپ کہہ رہے تھے لعنت اللہ علی الیہود والنصارہ اتخذوا قبور انبیائہم مساجد, اللہ کی لعنت ہو یہودیوں پر اور عیسائیوں پر, انہوں نے اپنے نبیوں کی قبروں کو سجدے کی جگہ بنا لیا. تو یہ جو شرک تھا, اس شرک سے آپ اپنے آخری وقت میں بھی امت کو ڈرا رہے تھے. تو तो नबियों की इब्तिदाई और इंतहाई यानी सबसे अहम तरीन दावत जो उनकी दावत का महवर है, सेंट्रल एक्सिस जिसको कह सकते हैं, ये तौहीद है। इस तौहीद पर अल्लाह ताला ने किस किस को गवाह बनाया है, अब ये भी देखिए। नंबर दो, अल्लाह ने सबसे पहले खुद अपनी गवाही जिक्र की, दूसरे फरिश्तों की गवाही। अल्लाह ताला गवाह है, अल्लाह जाहिर व बातिन माजी और मुस्तकबल हाल हर एतबार से इल्म रखने वाला, और खुद वो माबूद है, वो मालिक है, वो रब है। एक तो उसने अपनी गवाही जिक्र की, नंबर दो अपने साथ फरिश्तों की गवाही जिक्र की जो नूर से बने हैं, पाक मखलूक हैं, उम्दा मखलूक हैं, और गुनाहों से पाक हैं इसलिए कि उनमें शहवत नहीं है, वो अल्लाह के हुक्मों की नाफरमानी नहीं करते हैं, जो अल्लाह का हुक्म है उसको कमा हक कहू पूरा करते हैं, उस हुक्म को उस पर अमल करते हैं। और फरिश्तों के बाद अल्लाह ताला ने किसकी गवाही जिक्र की, अपनी गवाही के साथ, फरिश्तों की गवाही के साथ अल्लाह ताला ने इस सबसे अहम तरीन चीज तौहीद की गवाही के लिए मखलूक में से किसको चुना। अल्लाह ताला फरमाया शहीद अल्लाहु अन्नहु ला इलाहा इल्ला हुवा वल मलाइकतु व उलुल इल्म। अल्लाह ताला इस बात का गवाह है कि उसके सिवा कोई इबादत के लायक नहीं, और अल्लाह के फरिश्ते और इल्म वाले इस बात के गवाह हैं कि अल्लाह के सिवा कोई इबादत के लायक नहीं है। इस आयत में अजीब बात यह है कि अल्लाह ताला ने दो मर्तबा कहा ला इलाहा इल्ला हु, एक आयत में तौहीद दो मर्तबा आ रही है। उलमा ने कहा पहली मर्तबा खबर है, दूसरी मर्तबा अम्र है। क्या मतलब है? पहली मर्तबा अल्लाह ने बताया कि अल्लाह इस बात का गवाह है कि अल्लाह के सिवा कोई इबादत के लायक नहीं, और फरिश्ते भी और उलमा भी, इल्म वाले भी, इसलिए ला इलाहा इल्ला हु, अब तुम उसके सिवा किसी और की इबादत मत करो। तो इस आयत में आप देखें कि अल्लाह ताला ने अपनी तौहीद पर अपने और फरिश्तों के साथ गवाह बनाने के लिए मखलूक को चुना। किसको चुना? उलमा को। इसलिए कि आप देखेंगे कि सबसे अहम चीज जो तौहीद के इस्बात के लिए, तौहीद को साबित करने के लिए जरूरी है, वो इल्म है। आप बगैर दलील के कैसे तौहीद साबित करोगे? आपको दलील देना पड़ेगी। और आलमी सतह पर किसी इंसान को हक की तरफ लाना है तो सबसे अहम चीज क्या है? तौहीद है। और तौहीद को साबित किए बगैर आप कैसे मनवा सकते हैं? और तौहीद को साबित करने के लिए इल्म चाहिए, और वो ऐसा ऐसा इल्म नहीं, मजबूत इल्म चाहिए। इसलिए कि लोगों के दिलों में शिर्क के एतबार से शैतान कई शुबहात डालेगा। आज आप चाहे इस्लाम से बाहर आप देखें या इस्लाम के अंदर आप देखें, शैतान ने लोगों के जहनों में शिर्क के एतबार से कैसी कैसी दलीलें डाल के रख दी हैं। आज आदमी पढ़ा लिखा होने के बावजूद लकड़ी पत्थर की इबादत कर रहा है, जानवरों की इबादत कर रहा है। अब उसको समझाना जरूरी है, उसको दलायल देने पड़ेंगे। देखो इबादत तुमको किसकी करना चाहिए? अल्लाह की करना चाहिए। उसको दलील देनी पड़ेगी। ये कौन कर सकता है? ये उलमा कर सकते हैं। बातिल का रद्द करने के लिए कौन खड़ा हो सकता है? दलील के साथ उलमा खड़े हो सकते हैं। जिसके पास इल्म है वही बातिल को रद्द कर सकता है, जिसके पास दलील है, जिसके पास मजबूत इल्म है, वो बातिल को रद्द कर सकता है। अगर इल्म नहीं है तो बातिल गालिब आ सकता है। इसलिए और इस सबसे अहम चीज के लिए अल्लाह ताला ने इस अहम काम के लिए गवाह बनाया उलमा को, इसलिए कि जमीन पर अल्लाह की तौहीद को कायम करने वाले वो लोग हैं जो इल्म वाले हैं। इल्म के बगैर तौहीद को गालिब नहीं कर सकते हैं। इल्म के बगैर लोगों के दिलों से शिर्क को नहीं निकाल सकते हैं, घरों से ताकत से निकाल सकते हैं। देखिए एक आदमी है, अगर वो देख रहा है फुलां के गले में तावीज है, वो तोड़ के निकाल सकता है। लेकिन वो आदमी घर को जाएगा, घर को जाके फिर दूसरा बना के डालेगा। अब आपने उसके गले से निकाला, उसके दिल से नहीं निकाला। उसके दिल से आप हाथ से पकड़ के निकाल सकते हैं? नहीं। उसके दिल से निकालने के लिए आपको किस चीज की जरूरत है? हाथ की नहीं, बात की जरूरत है। उसके दिल से निकालने के लिए आपको दलील देना पड़ेगा। उसकी जो है यानी जहन में बात आए कि हां ये गलत है, ये आप कैसे निकाल सकते हैं? आप इल्म से निकाल सकते हैं। अगर आपके पास इल्म नहीं है तो आपके सामने लोग शिर्क करेंगे और आप कुछ नहीं कर पाएंगे। अगर आपके पास इल्म है, आप लोगों को समझा के उनके जहनों से निकाल सकते हैं। आप सोचिए एक बात कितनी अजीब है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम 13 साल मक्का में रहे, और आपने अल्लाह के घर में जो लोगों ने बुत ला के रख दिए थे आपने नहीं निकाले वहां से। मक्का में 13 साल तक आप रहे, क्यों? आप निकाल देते लोग ज्यादा धूमधाम से लेके आते वहां पे, क्योंकि आपके पास उस वक्त में ताकत नहीं थी, और आप छुप छुपा के भी अगर करते तो लोग वापस से ला के रखते। आपने क्या किया? आपने तौहीद की दावत दी, तौहीद की दावत इतनी मजबूत दी कि लोगों के दिलों से बुत निकले, लोगों के दिलों से बुत निकले। जब लोगों के दिलों से निकल गए तो काबा से निकालना आसान हो गया, क्योंकि हक गालिब हो गया। उस तौहीद को मानने वाले इतने ज्यादा हो गए कि फिर लोगों के लिए मुश्किल हो गया उस शिर्क पर बाकी रहना, उस शिर्क पर बाकी रहना। और इस्लाम इतना मजबूत हो गया कि अब काबा से जब बुत निकाले जाएंगे तो कोई ला के रखेगा नहीं। ये बहुत अहम चीज है जो दाई को याद रखना जरूरी है, दाई को याद रखना जरूरी है कि आपके पास अगर दलील है आप लोगों के दिलों से बुतों को निकाल सकते हैं। अगर आपके पास दलील नहीं है आप घर से निकाल सकते हैं, लेकिन वो अपने फिर दूसरे कमरे में ले जाके रखेगा, वो आपसे छुप के करेगा। इसलिए दावत के लिए इल्म बहुत जरूरी है। तो यहां पर आप देखेंगे कि अल्लाह ताला ने दीन में सबसे अहम तरीन चीज, जिसके बगैर दीन का वजूद नहीं, जिसके बगैर नजात नहीं, जिसके बगैर आदमी के आमाल मकबूल नहीं हो सकते हैं, उस तौहीद पर गवाह बनाया तो उलमा को। क्यों? इसलिए कि तौहीद के साबित करने के लिए इल्म ही जरूरी है, इल्म के बगैर तौहीद को साबित नहीं किया जा सकता है। और शिर्क वो सबसे बुरी चीज है जो शैतान कोशिश करेगा कि लोगों को उसमें फंसाए, और काफी हद तक शैतान इसमें कामयाब रहा है। तो इसके एतबार से अगर आप देखें तो शैतान की जो शिर्क के फैलाने की साजिश है उसके मुकाबले में जमीन पर अल्लाह की तरफ से शैतान से जंग करने वाले कौन है? ये उलमा है। शैतान से जंग करने के लिए जमीन पर क्या है? ये इल्म है, जो तौहीद का इल्म है, दलायल का इल्म है, कुरान सुन्नत का इल्म है। तो जमीन पर जो मुसलसल हक और बातिल की जो जंग है इसमें सबसे अहम तरीन हथियार दाई के पास वो क्या है? वो इल्म है। इसीलिए कुरान करीम में अल्लाह ताला ने फरमाया वला तुतिल काफिरीन वजाहिदहुम बिही जिहादन कबीरा। ए नबी आप इन काफिरों की बातों में ना आ जाना, वला तुतिल काफिरीन इन इनकार करने वालों की बातों में आप ना आ जाना, वजाहिदहुम बिही जिहादन कबीरा और आप इनके साथ जिहाद कीजिए, आप इनके साथ स्ट्रगल कीजिए, फाइट कीजिए। कैसे? इस कुरान के जरिए से, इस कुरान के जरिए से, इस कुरान में जो दलीलें हैं, इस कुरान में जो इल्म है, इस इल्म के जरिए से आप उनसे लड़िए। तो इस आयत में ये बात मालूम हुई कि दावत के लिए और तौहीद के इस्बात के लिए साबित करने के लिए इल्म बहुत जरूरी है। आइए आगे बढ़ते हैं। अल्लाह ताला ने दीन को आसान रखा है और आम तौर से जितनी भी चीजें हैं वो आसानी से समझ में आ जाती हैं, लेकिन जाहिर बात है कि चाहे दुनियावी इल्म हो या दीनी इल्म हो उसमें हर बात आसान नहीं होती है। अगर आप जिस चीज को आज आसान समझते हैं वो किसी बच्चे को समझ में नहीं आएगी, बच्चा उसको नहीं समझ सकता है, या बुढ़ापे में इंसान को जिंदगी की जो बातें समझ में आती हैं वो जवानी में समझ में नहीं आती है। तो इस एतबार से, उम्र के एतबार से भी बाज बातें आसान होती समझने में, बाज बातें मुश्किल होती हैं। इसी तरह से समझ के एतबार से भी इंसान में मरातिब होते हैं कि एक इंसान किसी बात को समझ पाता है दूसरी बात को नहीं समझ पाता है। अल्लाह ताला ने दीन को अगरचे आसान किया है लेकिन कुछ बातें ऐसी हैं जो हर आदमी नहीं समझ पाता है जब तक कि उसको कोई समझाए नहीं, बराए रास्त को नहीं समझ सकता है जब तक कि उसको कोई समझाए नहीं। यही बात अल्लाह ताला ने कुरान करीम में फरमाई है। अल्लाह ताला फरमाता है वतिल्कल अम्साल नद्रिबुहा लिन्नास वमा यअक्लुहा इल्लल आलिमून। ये सूरह अलंकबूत की आयत नंबर 43 है। वतिल्कल अम्साल नद्रिबुहा लिन्नास, और ये मिसालें हैं जो हम लोगों के लिए बयान कर रहे हैं। वतिल्कल अम्साल नद्रिबुहा लिन्नास वमा यअक्लुहा इल्लल आलिमून, और इसको तो बस वही समझ पाते हैं जो वाकई इल्म वाले हैं। देखिए अल्लाह ताला ने यहां पर फरमाया कि जो मिसालें कुरान में हैं, जो भी अल्लाह ताला ने बातें बयान की हैं उनमें मिसालें हैं, बहुत सारी मिसालें अल्लाह ने बयान की हैं, उन मिसालों की गहराई क्या है, उन मिसालों से नसीहत क्या मिलती है, उन मिसालों में क्या बातें और छुपी हुई हैं, वाकई इंसान की जिंदगी से उन मिसालों का क्या रिश्ता है, उनका क्या इम्प्लीकेशन है, उनका क्या एप्लीकेशन है, कैसे उनको अपनी जिंदगी में उसका इंतबाक किया जाए, वो जो मिसालें उनको अपनी जिंदगी से कैसे जोड़ा जाए। अल्लाह ताला फरमाता है वमा याकिलुहा इल्लल आलिमून, इनको वही लोग समझ पाते हैं जो वाकई इल्म वाले हैं। तो इससे मालूम हुआ कि कुरान करीम में बाज बातें खुसूसन मिसालें वगैरह जो इस तरह की चीजें हैं या अहकाम में बारीकियां हैं, इनको सिर्फ इल्म वाले समझ पाते हैं। जाहिरी सतह पर एक आदमी मोटा मोटा उसको समझ लेता है, लेकिन उनकी गहराई वही आदमी समझ पाता है जो इल्म और समझ के एतबार से गहराई का हामिल हो, जो गहरी समझ रखता हो। तो इससे उलमा की फजीलत मालूम होती है कि अगर उलमा नहीं होंगे तो समझाएगा कौन, इसलिए उलमा से रब्त रखना भी जरूरी है। बाज़ औक़ात इंसान एक बात कुरान की लेता है, कुछ का कुछ मतलब उसका ले लेता है, हदीस में से कोई हदीस लेता है उसका कुछ और ही मतलब ले लेता है और जिंदगी भर उसके मुताबिक अमल करता रहता है और गलत अमल करता रहता है। इसलिए एक इंसान को चाहिए कि वो उलमा की कदर करे और उलमा से ताल्लुक बनाए रखे, ताकि दीन के सिलसिले में वो किसी बात का गलत मतलब ना ले, वो गुमराह ना हो। तो बहुत सारी बातें इल्म वाले ही समझ पाते हैं, गहरे इल्म वाले ही समझ पाते हैं, इसलिए कि बातें गहरी होती हैं। इसलिए आप देखें बहुत सारी चीजें आप दीन की आज समझ पाते हैं, लेकिन किसी एकदम नए आदमी आया है कुछ भी मालूम नहीं उसको, आप उसको समझाए समझेगा उसको नहीं समझेगा उसको, तो उसको समझाने के लिए थोड़ा वक्त लगता है। तो इसी तरह से बहुत सारी बातें आज हम नहीं समझे हुए हैं, उलमा समझते हैं, तो अगर उलमा नहीं होंगे तो समझाएगा कौन भी। तो उलमा का मर्तबा अल्लाह ताला ने खुद कुरान में बयान किया और कुरान के फहम के एतबार से उलमा की फजीलत यहां पर बयान की है। इल्म की मशगूलियत ये इंसान को लानत से बचाती है, चाहे वो बतौर तलब इल्म हो या तालीब इल्म के एतबार से हो। इसलिए उलमा जो हमेशा लोगों को सिखाने में मशगूल रहते हैं, इनकी फजीलत इससे मालूम होती है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अला इन दुनिया मलऊन मलऊन मा फीहा, खबरदार दुनिया लानत की हकदार है या मलऊन है। मलऊन के माना होते हैं अल्लाह की रहमत से दूर। अला इन दुनिया मलऊन, खबरदार दुनिया मलऊन है। मलऊन मा फीहा, इसमें जो कुछ है सब मलऊन है। इल्ला ذكرالله وما والاه, सिवाय अल्लाह के जिक्र के और उस चीज के जो अल्लाह के जिक्र से करीब हो या अल्लाह के जिक्र से करीब करने वाली हो। وعالمٌ أو متعلمٌ, या आलिम और मुतअल्लिम यानी तालिब इल्म। तो चार चीजें हैं जो लानत से महफूज हैं, और अगर ये चीजें चार चीजों के अलावा जितनी हैं वो लानत की हकदार हैं। एक अल्लाह का जिक्र, अल्लाह को याद दिलाने वाली चीजें, अल्लाह की तरफ से अल्लाह की तरफ ले जाने वाली चीजें, अल्लाह की तरफ ध्यान ले जाने वाली चीजें। इल्ला ذكرالله تعالی, एक तो अल्लाह का जिक्र, नंबर दो वमा वालाहु, के वो चीज जो अल्लाह के जिक्र से करीब करे, जैसे दीनी मजालिस हैं जहां पर नसीहत और अल्लाह की याद होती है, या वो चीजें जो किताबें वगैरह भी हैं सारी मसलन, तो जो अल्लाह की याद दिलाएं, जो अल्लाह की याद से करीब करने वाली, यानी अल्लाह का जिक्र एक, दो इस जिक्र का सबब, इस जिक्र का जरिया जिससे अल्लाह की याद आती है, नंबर तीन आलिम और नंबर चार मुतअल्लिम यानी तालिब इल्म। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने खास तौर से आलिम और तालिब इल्म इन दोनों के बारे में कहा कि जब ये इल्मी मशगले में मसरूफ रहते हैं तो ये अल्लाह की लानत से महफूज हैं। तो आदमी को या तो आलिम होना चाहिए या तो फिर तालिब इल्म होना चाहिए, और वाकई आदमी जिंदगी भर चाहे आलिम बन जाए, कभी वो तालिब इल्म नहीं रहता ऐसा नहीं होता है, वो हमेशा तालिब इल्म होता है। और वाकई आलिम वो है जो हकीकी एतबार से तालिब इल्म हो। इसलिए कि आप सोचें, इससे पहले आयत गुजरी है, अल्लाह ताला ने अपने नबी से कहा वकुर रब ज़िदनी इल्मा, ए नबी अपने रब से अल्लाह से दुआ कीजिए कि ए मेरे रब मेरे इल्म में ज्यादती दे। तो जाहिर बात है चाहे कितना भी बड़ा आलिम इंसान हो जाए, उसको इल्म की तलब रहना ये जरूरी है, بلکہ خود اس کے علم والا ہونے کی دلیل ہے کہ وہ علم کی طلب کرتا ہو، اس میں جمود اور انرشیا جس کو کہتے ہیں ٹھہراؤ نہیں ہو۔ تو اس حدیث کو امام ترمذی نے اور ابن ماجہ نے روایت کیا ہے۔ اس حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے ساری چیزوں کو ملعون قرار دیا ہے۔ اس میں ملعون قرار دینے کی وجہ یہ ہے کہ دنیا غفلت کی جگہ ہے، اور غفلت دل کی سختی کی طرف لے جاتی ہے، اور اللہ کو بھولنے اور اللہ تعالیٰ کے حکموں کو بھولنے کی طرف لے جاتی ہے۔ آدمی دنیا میں کھو جاتا ہے تو عبادات سے غفلت میں آ جاتا ہے، اور حلال و حرام کے سلسلے میں لاپرواہ ہو جاتا ہے، اور لہو و لعب میں مشغول ہو کر اللہ کے دین سے دور ہو جاتا ہے۔ اور اسی طرح سے بعض اوقات یعنی دل میں سختی پیدا ہونے کی وجہ سے پھر گناہوں میں مبتلا ہو جاتا ہے، اور پھر اللہ کی لعنت کا حقدار بن جاتا ہے۔ تو ابتدائی مرحلے کے اعتبار سے، شروعات کے اعتبار سے دنیا کو ملعون کہا، یعنی لعنت کا سبب ہے یہ۔ دنیا کی چیزیں اللہ سے غافل کرتی ہیں، اور اللہ سے غفلت دل کو سخت کرتی ہے، اللہ کی شریعت کے بارے میں لاپرواہ کرتی ہے اور غافل کرتی ہے، اور نتیجہ یہ ہوتا ہے کہ انسان جہنم میں لعنت کا حقدار بنتا ہے۔ تو یہ ابتدائی سبب کے اعتبار سے ہے، ابتدائی سبب کے اعتبار سے کہ دنیا ملعون۔ ورنہ آپ سوچیں گے ہم کھانا کھا رہے ہیں یہ بھی ملعون ہے کیا؟ تو ایسا نہیں ہے، بلکہ اس اعتبار سے ہے کہ یہ چیزیں دنیا کی زیب و زینت ایک جنرل بات ہے، ایک جنرل بات ہے کہ دنیا کی چیزیں آدمی کو غافل کرتی ہیں۔ اگر آپ کا کھانا آپ کو غفلت میں ڈال رہا ہے تو یہ بھی اسی کے ذمن میں آ سکتا ہے کہ یہ اس طرف لے جانے والا ہے۔ لیکن اگر آپ کھانا کھاتے وقت میں اللہ تعالیٰ کا نام لیتے ہیں، بسم اللہ کہہ کے کھاتے ہیں، اور کھانے کے بعد الحمدللہ کہتے ہیں، اور اللہ کی نعمت کو یاد کرتے ہیں کہ اگر یہ کھانا مجھ کو نہیں ملتا تو میں کیا کرتا، تو یہ اللہ کا شکر اگر دل میں پیدا ہو رہا ہے تو ظاہر بات ہے کہ وما والاہ کے ذمن میں آتا ہے۔ یعنی جو اللہ کے ذکر سے قریب کرے، تو آپ کے کھانے نے آپ کو اللہ سے قریب کیا، تو یہ ملعون نہیں ہے۔ تو اسی طرح سے اگر انسان اپنے دل کو زندہ رکھے تو اس کو ہر چیز اللہ سے جوڑنے والی بنتی ہے، اور اگر ایسا نہیں ہو تو وہ ساری چیزیں اللہ سے دور کرنے والی اس کو بنتی ہیں۔ تو اب آدمی کے اوپر ہے کہ وہ اپنے آپ کو ہوش میں رکھتا ہے یا بے ہوش ہوتا ہے۔ تو الا ان الدنیا ملعونہ ملعون ما فیہا، خبردار دنیا لعنت کا سبب ہے، اور اس میں جو کچھ ہے وہ سب لعنت کا سبب ہے، ملعون ہے۔ الا ذکر اللہ وما والاہ، سوائے اللہ کی یاد کے، اللہ کے ذکر کے، اللہ کے تذکرے کے، اللہ کی نصیحت کے، کہ ساری چیزیں ذکر کے ضمن میں آتی ہیں۔ وما والاہ، اور جو اللہ کی یاد سے قریب کرے، اور عالم اور متعلم۔ اس لیے انسان اگر زندگی بھر کے لیے طالب علم ہو جائے تو ہمیشہ کے لیے اس لعنت سے محفوظ رہتا ہے۔ روزانہ کے لیے آپ وقت بنا لیں ایسا کہ تھوڑا وقت ہے، صبح میں، دوپہر میں، شام میں، جب بھی آپ کو فرصت ملتی ہے کام کاج سے نکل کے، ایک صفائی کم سے کم پڑھ لیں، تھوڑا سا تفسیر پڑھ لی، ایک آیت ہی کی پڑھ لی، یا کوئی حدیث ہے اس کی تشریح پڑھ لی، یا کوئی اور مسائل کی کتاب ہے اس کو پڑھ لی۔ تو اس طرح سے سیرت کی کتابیں ہیں یا ترغیب و ترہیب کی کتابیں ہیں، تو جو بھی علوم آپ کے پاس یعنی ہیں، جو بھی کتابیں آپ کے پاس ہیں، نہیں پڑھنا آتا ہے کوئی بات نہیں، آپ کے پاس سی ڈی ہے، سی ڈی میں آپ آڈیو سن سکتے ہیں، دین کی باتیں سن سکتے ہیں، علماء کے دروس موجود ہیں۔ تو آج ایسا نہیں ہے کہ ایک انسان کوئی عذر کرے کہ نہیں ہم کو پڑھنا نہیں آتا ہے، یا پڑھتے ہیں تو ہم کو سر دکھتا ہے، یا ہم پڑھتے ہیں تو ہم کو نیند آتی ہے۔ اپنے اپنے جو ہے بہانے ہوتے ہیں، ہم اس کو بازو میں رکھیں، ہم تھوڑا سا سوچیں اپنی آخرت کے بارے میں، اور یعنی ہم کچھ نہ کچھ راستہ نکالیں، کچھ نہ کچھ راستہ نکالیں۔ تو علم کے لیے کوشش کرنا ضروری ہے، اس لیے کہ علم والے اللہ کی لعنت سے محفوظ ہیں، علم والے اللہ کی لعنت سے محفوظ رہتے ہیں۔ آئیے دیکھتے ہیں کہ جو علم میں لاپرواہی برتتے ہیں اور علم حاصل نہیں کرتے ہیں، ان کی کیا مذمت قرآن و سنت میں آئی ہے، ان کی کیا برائی آئی ہے۔ علم کے بالعکس جو لفظ ہے وہ جہالت ہے، عربی زبان میں اس کو جہل کہتے ہیں، جہل۔ اور اس کے یعنی علم، اس کا اپوزٹ اگر آپ کہیں اس کو، اس کے بالمقابل، اس کا متضاد لفظ یہ جہل ہے، جہالت۔ جہالت کی تین قسمیں ہیں۔ جہالت سادہ معنی میں نہ جاننا بھی ہو سکتا ہے، غلط جاننا بھی ہو سکتا ہے، اور غلط عمل بھی ہو سکتا ہے، تین لیول اس کے ہیں۔ راغب الاصفہانی اپنی کتاب مفردات غریب القرآن میں کہتے ہیں الجہل علی ثلاثۃ اضرب، جہالت تین طرح کی ہوتی ہے، الاول وهو خلو النفس من العلم هذا هو الاصل، کہتے ہیں کہ پہلی قسم اس کی یہ ہے کہ آدمی کے پاس علم نہ ہو، اور کہتے ہیں کہ یہ اصل ہے، یعنی انسان پیدائشی طور پر جب اس کی حالت کیا ہوتی ہے، انسان کو نہیں معلوم ہوتا ہے، واللہ اخرجکم من بطون امہاتکم لا تعلمون شیئا، اللہ نے فرمایا کہ اللہ نے تم کو تمہاری ماؤں کے پیٹ سے اس حال میں نکالا کہ تم نہیں جانتے تھے، لا تعلمون شیئا، تم کو کچھ بھی نہیں معلوم تھا، تو آدمی بائی ڈیفالٹ زیرو نالج اس کے پاس ہوتا ہے، یعنی اس کے پاس کچھ بھی نہیں ہوتا ہے، تو انسان کی اصل جہل ہے، تو یہ برا نہیں ہے، اس لیے کہ انسان کو معلوم ہی نہیں، کوئی بچہ تھوڑا سا بولنے لگا اس کو ہم مسائل نہیں پوچھنے لگتے، بولے نہیں معلوم، تو ارے کیسا نہیں معلوم تجھ کو، سب معلوم ہونا چاہیے نا تجھ کو، ایسا کوئی بھی نہیں کہتا ہے، سب لوگ کیا بولتے ہیں، ارے بچہ اس کو کیا معلوم، تو بچے کو نہیں معلوم ہوتا ہے، ہر انسان کو معلوم ہے، تو علم سیکھنا پڑتا ہے، اسی لیے حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں انما العلم بالتعلم، علم سیکھنے سے آتا ہے، پیدائشی کوئی عالم نہیں بنتا ہے بلکہ علم سیکھنے سے آتا ہے، تو کہتے ہیں ایک تو یہ ہے کہ آدمی کے پاس علم نہ ہو کسی چیز کا، تو یہ بری بات نہیں ہے، کسی کے پاس علم نہ ہونا یہ بری بات نہیں ہے، وہ نہیں سیکھنا یہ بری بات ہے، دیکھیے دو باتیں یاد رکھیے، علم نہ ہونا یہ بری بات نہیں ہے، لیکن جس علم کی ضرورت ہے اس کا نہ سیکھنا یہ بری بات ہے، کہتے ہیں کہ الاول وهو خلو النفس من العلم هذا هو الاصل، پہلی قسم یہ ہے کہ انسان کے پاس کسی بات کے سلسلے میں علم نہ ہو اور یہ اصل ہے، یعنی ایسے ہی ہوتا ہے، والثانی اعتقاد الشیء بخلاف ما هو علیہ، دوسری چیز کیا ہے کہ ایک انسان ایک چیز کو ایسا سمجھے جیسے کہ وہ نہیں ہے، یعنی ایک چیز کو غلط طور پر سمجھے، صحیح کو غلط سمجھے، غلط کو صحیح سمجھے، حلال کو حرام سمجھے، حرام کو حلال سمجھے، حق کو باطل سمجھے، باطل کو حق سمجھے، سنت کو بدعت، بدعت کو سنت، توحید کو شرک، شرک کو دین، اسلام ایمان، تو اس طرح سے غلط علم جو ہے اس کو آدمی واقعی صحیح علم سمجھنے لگے، یہ دوسری قسم جہالت کی، اور اکثریت انسانوں کی اس جہالت میں مبتلا ہوتی ہے، اہل باطل، ابن قیم رحمۃ اللہ فرماتے عام طور سے اہل باطل جو ہیں وہ یہ دوسری جہالت ہوتی ہے اس میں ہوتے ہیں، تیسری قسم فعل الشیء بخلاف ما حقه ان يفعل سواء اعتقد فيه اعتقادا صحيحا او فاسدا، کہتے تیسری قسم یہ ہے کہ آدمی ایسا کام کرے کہ جو علم کے خلاف ہو، یعنی جیسا کرنا چاہیے تھا ویسا نہ کرتے ہوئے غلط کرے، چاہے اس کا اعتقاد اس میں جو بھی ہو اس کو صحیح مانتا ہو یا غلط مانتا ہو، جیسا کرنا چاہیے تھا اس کے خلاف عمل کرے، چاہے اس کے صحیح یا غلط ہونے کا اعتقاد رکھا جائے، یعنی ایک آدمی مثلا شراب پی رہا ہے تو یہ بھی جہالت ہے، ایک آدمی اگر شرک کر رہا ہے تو یہ بھی جہالت ہے، اب شرک کو صحیح سمجھ کے کرے تو بھی غلط، اور اگر شراب کو حرام سمجھ کے کرے تو بھی غلط، کیونکہ عمل غلط ہے چاہے اس کی نیت اچھی ہو یا بری ہو، چاہے اس عمل کو صحیح سمجھ کے کرے یا غلط سمجھ کے کرے، غلط عمل اگر آدمی کرتا ہے تو وہ عمل کیا ہوتا ہے، وہ جہالت ہوتا ہے، جیسے کوئی بھی کچھ غلط کرنے لگے اس کو کیا کہتے ہیں، یہ کیا جہالت ہے، یعنی آدمی کا عمل جو ہے وہ بھی جہالت والا عمل ہوتا ہے، اس کا کلام بھی جہالت والا کلام ہوتا ہے، اور وہ بعض اوقات خود بھی جاہل ہوتا ہے، تو اس لیے تین مرتبے جہالت کے ہیں، علماء نے کہا کہ پہلے جو دو مرتبے ہیں وہ علم سے تعلق رکھتے ہیں، اور دوسرا تیسرا جو مرتبہ ہے وہ عمل سے تعلق رکھتا ہے، تو اس کو میں اگر مختصراً کہوں تو جہالت دو قسم کی ہے، ایک علم والی، دوسرے عمل والی، علم والی جہالت کی بھی دو قسمیں ہیں، ایک یہ کہ آدمی کو معلوم نہ ہو اور معلوم ہو کہ معلوم نہیں ہے، دوسرے یہ کہ معلوم نہ ہو اور یہ معلوم نہ ہو کہ معلوم نہیں ہے، یہ تھوڑا مشکل پڑے گا، ایک آدمی مثال کے طور پر آپ اس سے پوچھیں کہ کیا مینڈک حلال ہے، مینڈک کھانا حلال ہے، وہ پہلی مرتبہ اس کے سامنے سوال آیا، اس نے کبھی سوچا ہی نہیں مینڈک کو دیکھ کے کہ یہ بھی کھانے کی چیز ہے، بولے بھائی معلوم نہیں اپنے کو، کیوں، اس لیے کہ میرے پاس علم نہیں ہے، تو اب اس غریب آدمی نے مان لیا کہ اس کو نہیں معلوم، اب دوسرا آدمی وہ ہے جس سے آپ پوچھیں کہ چوہے کھانا حلال ہے،
अब वो आदमी सोचे कि चूहा वैसे भी कुछ उसमें गलत तो दिखता नहीं है, अब वो आदमी कहे कि हलाल है, तो अब ऐसा आदमी क्या है, आप उससे कहे नहीं चूहा हलाल नहीं है, हराम है चूहा, वो कहे नहीं नहीं हराम होने की दलील बताओ, उसको हलाल बनाने लगे। तो इस तरह से कोई आदमी अपनी तरफ से गलत बात पे जिद पे अड़ जाए और गलत को सही मान ले, तो ये जो है ये दूसरी जहालत है। तो न मालूम होना इसको जहले बसीत कहते हैं, जहलुम बसीत ता के साथ में ही है, और गलत चीज को सही समझ लेना इसको जहले मुरक्कब कहते हैं। जैसे मिसाल के तौर पर आसानी से आप समझे, एक आदमी बस स्टॉप पे खड़ा है, अब आप वो जो उसको मालूम नहीं कौन सी बस कहां जाती है, तो ये जहले बसीत है। अब वो गलत बस में बैठ गया, अब लोग उसको पूछ रहे कहां जाना है आपको, कंडक्टर उसको पूछ रहे कहां जाना है, बोले मुझको वहां जाना है, वो कहे ये बस नहीं जाते, बोले यही बस जाती है, तो कंडक्टर के साथ में लड़ने लगे कि नहीं वाकई ये बस वहीं जाती है, तुम गलत कह रहे हो। तो ये क्या है, एक तो इसको मालूम नहीं, दूसरा ये गलत चीज को सही साबित करने के लिए बैठा हुआ है, तो इसको जहले मुरक्कब कहते हैं, यानी कंपाउंड इग्नोरेंस, डबल डबल जहालत है, नहीं मालूम और नहीं मालूम ये भी नहीं मालूम। तो अक्सर गुमराह लोग और गुमराही में मुब्तला लोग इस जहालत में मुब्तला होते हैं, इसलिए आप उनको बताएं देखो भाई तावीज पहनना शिर्क है, अरे कैसे शिर्क है कुरान है ना, अरे भाई फातिहा देना बिदात है, अरे कुरान है ना, फातिहा देना कैसा बिदात है, अरे दरगाह पे सज्दा करना सही नहीं, अरे ताजीम करना गलत है क्या। तो बहुत सारे लोग जहले मुरक्कब में मुब्तला होते हैं, वो बातिल को हक समझ रहे होते हैं और उसी के लिए लड़ने के लिए भी तैयार हो जाते हैं। तो जहालत की इल्मी एतबार से दो किस्में हैं, जहलुम बसीत और दूसरे जहलुम मुरक्कब। और तीसरी किस्म जो है वह अमल के एतबार से है, वो कि आदमी ऐसा अमल करे जो इल्म के खिलाफ हो। मसलन एक आदमी जानता है कि नमाज पढ़ना फर्ज है, अब नमाज छोड़े तो ये क्या है, जहालत है। एक आदमी जानता है शराब पीना गलत है, शराब पिए तो उसका यह अमल जहालत है। तो इस तरह से जो है गलत अमल करना भी जहालत होता है। तो खुलासा कलाम ये कि जहालत की तीन किस्में हैं, और दो इल्म से मुतालिक हैं और तीसरी अमल से मुतालिक है। इसमें सबसे भयानक किस्म जो है वो बीच वाली है, जहल मुरक्कब, इसलिए कि ये जहालत अपनी भी गुमराही का सबब बनती है और दूसरों की भी। जहालत के नुकसान क्या हैं, अल्लाह ताला फरमाता है कुल हल नुनब्बिउकुम बिल अखसरीन अअमाला الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون أنهم يحسنون صنعا। اے نبی آپ کہیے ہم تم کو بتائیں کہ اعمال کے اعتبار سے سب سے زیادہ خسارے میں کون ہیں، وہ لوگ جن کی دنیا کی ساری کوششیں یہیں برباد ہو گئی ہیں اور وہ اسی بھرم میں پڑے رہے، اسی دھوکے میں رہے کہ ہم کوئی اچھا کام کر رہے ہیں۔ یہ سورہ الکہف کی آیت نمبر 103-104 ہے، یعنی یہ لوگ غلط کو صحیح سمجھتے رہے اور زندگی بھر وہی غلط عمل کرتے رہے اور دل میں کیا رہا کہ ہم صحیح کام کر رہے ہیں۔ تو ایک آدمی غلط کام کرتا رہے اور غلط کو صحیح سمجھتا رہے، یہ کیا ہے، یہ جہل مرکب ہے، کہ ایک تو اس کو صحیح چیز معلوم نہیں تھی اور غلط کو اس نے صحیح سمجھ لیا۔ اللہ تعالیٰ فرمایا ایسے لوگ اعمال کے اعتبار سے سب سے زیادہ خسارے میں ہیں۔ تو جہالت کے نقصانات میں سے ایک نقصان یہ ہے کہ ایک آدمی سارا کیا کرایا برباد کر دیتا ہے، یعنی عمل بھی کرو اور ملے گا بھی کچھ نہیں۔ کس وجہ سے ہوا ایسا، جہالت کی وجہ سے۔ اس کو چاہیے تھا کہ پہلے معلوم کرتا صحیح کیا ہے غلط کیا ہے، پھر اس کے بعد آدمی عمل کرتا، لیکن اس نے علم حاصل نہیں کیا اور پہلے عمل میں لگ گیا، سارا کیا کرایا سب برباد ہوا، بعد میں معلوم پڑا جو بھی کیا سب غلط تھا۔ تو اس لیے علم پہلے ضروری ہے۔ اسی طرح سے اللہ کے نبی صلی اللہ علیہ وسلم سے اللہ نے فرمایا فلا تکونن من الجاہلین، اے نبی آپ جاہلوں میں سے نہ ہو جانا۔ یہ اللہ تعالیٰ نے دوسروں کو ڈانٹنے کے لیے کہا ہے، کہ جب نبی سے کہا جا رہا ہے تو دوسروں کے لیے زیادہ ضروری ہے، ورنہ اللہ کے نبی صلی اللہ علیہ وسلم اللہ کے حکموں کو ماننے والے تھے اور اللہ کی شریعت کو جاننے والے تھے۔ یہ جو آیت ہے، یہ جہل وہ جہل ہے جو عمل سے تعلق رکھتا ہے خصوصاً، کہ ایسا کوئی کام نہ کرنا جو جاہل لوگ کرتے ہیں، ان کی باتوں میں آ کر ان کی بات مت مان لینا ان کی ہدایت کے لیے، اس لیے کہ یہ لوگ جاہل ہیں، اگر آپ ان کی بات مانو گے تو یہ جہالت والا عمل ہوگا۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا گیا फला तकूनन मिन जाहिरीन, आप ऐसा काम न करना जो जाहिलों का काम हो। ये सूरह अल अनाम की आयत नंबर 35 है। जहालत अपनी और दूसरों की गुमराही का सबब है। अल्लाह ताला ने कुरान करीम में फरमाया, व इन कसीरन लयुदिल्लून बिअहवाइहिम बिगैर इल्म, सूरह अल अनाम आयत नंबर 119, कि बहुत से लोग ऐसे होते हैं कि अपनी ख्वाहिशात की वजह से वो दूसरों को इल्म के बगैर गुमराह कर देते हैं। वो इल्म के बगैर ख्वाहिशात की, चाहतों की, अपने दिल में आने वाली बातों की पैरवी करते हैं और दूसरों को गुमराह कर देते हैं। तो उलमा ने और कुरान में आप देखें, यहां पर इल्म के बिलमुकाबिल हवा का जिक्र किया गया है। ख्वाहिश, अपने दिल से मुझको ये अच्छा लगता है, मुझको ये सही लगता है। तो आदमी अक्सर औकात बिदात और शिरकियात का सबब क्या होता है, आदमी अपने दिल से अमल करने लगता है। मुझको कब्र पे सजदा करना बहुत अच्छा लगता है, मुझको यानी चिराग जलाना बहुत अच्छा लगता है, कितना नूर नूर लगता है। मुझको कुंडे करना बहुत अच्छा लगता है, गमले में खाना कितना अच्छा लगता है, खीर बनाते हैं, पूरी बनाते हैं। अपने दिल से आदमी कुछ भी करता है, अपने दिल से कुछ भी अमल करता है, तो ये क्या है, अपनी चाहत वो पूरी कर रहा है, अल्लाह की चाहत पूरी नहीं कर रहा है, अपने दिल में जो आ रहा कर रहा है। शरीयत क्या है, अल्लाह के हुक्मों को मानना शरीयत है। अपने दिल से कुछ भी करना मुझको अच्छा लगता है तो क्या ये अल्लाह है नऊज़ बिल्लाह जिसने अपनी तरफ से शरीयत बना ली। अम लहुम शुरका शरऊ लहुम मिन अद्दीन मा लम यअज़न बिल्लाह, अल्लाह ने फरमाया क्या उनके और शरीक हैं अल्लाह के सिवा जिन्होंने उनको ऐसा हुक्म दिया है जो अल्लाह ने जिसकी इजाजत नहीं दी है, ऐसा दीन उनको दिया है जो अल्लाह ने इजाजत नहीं दी है। तो इल्म के बगैर आदमी खुद भी गुमराह होता है, दूसरों को भी गुमराह करता है। तो इल्म के बिलमुकाबिल ख्वाहिशात हैं। तो बहुत से लोग ऐसे होते हैं जो ख्वाहिशात की बुनियाद पर इल्म के बगैर दूसरों को भी गुमराह करते हैं। हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं, العامل على غير علم كالسالك على غير طريق, इल्म के बगैर रास्ता अमल करने वाला उस आदमी की तरह है जो रास्ता छोड़ के चलने लगे, सिरात मुस्तकीम से या मंजिल की तरफ ले जाने वाला रास्ता छोड़ दे और कहीं भी चलने लगे वो नहीं पहुंचेगा। والعامل على غير علم, والعامل على غير علم ما يفسد اكثر اكثر مما يصلح, और इल्म के बगैर अमल करने वाला बिगाड़ ज्यादा करेगा भलाई कम करेगा। यानी उसकी इबादत भी खराब होंगी, उसकी दावत भी खराब होगी, उसकी हलाल और हराम के मामलात भी खराब होंगे। तो इल्म के बगैर अमल करने वाला बिगाड़ ज्यादा करेगा भलाई कम करेगा। फतलुबुल इल्म तलबन ला तदुरु बिल इबादा, इल्म ऐसे तरीके से हासिल करो कि तुम्हारी इबादत में नुकसान ना आए, तुम्हारी इबादत में खराबी पैदा ना हो, ऐसा ना हो कि इल्म ही लगे हैं और इबादत नहीं कर रहे। इल्म ऐसे तलब करो कि इबादत में बिगाड़ पैदा ना हो, इबादत को नुकसान ना हो, इबादत भी करो। वतलुबुल इबादत तलबन, वतलुबुल इबादत तलबन ला तदुरु बिल इल्म, और इबादत इस तरह से करो, इस तरह से इबादत में लगो कि तुम्हारे इल्म हासिल करने में भी खलल पैदा ना हो। यानी इल्म भी हासिल करो और इबादत भी करो, दोनों में एक बैलेंस रखो। فَإِنَّ قَوْمًا طَلَبُ الْعِلْمِ طَلَبُ الْعِبَادَةَ وَتَرَكُ الْعِلْمِ, इसलिए कि कुछ लोग ऐसे भी गुजरे हैं कि जिन्होंने इबादत की तलब की, इबादत में लगे और इल्म को छोड़ दिया। حَتَّى خَرَجُوا بِأَسْيَافِهِمْ عَلَى أُمَّةِ مُحَمَّدٍ, यहां तक कि उन्होंने उम्मत मोहम्मद पर अपनी तलवारें निकाली और उनके ऊपर खुरूज किया, यानी उनसे जंग की। وَلَوْ طَلَبُوا الْعِلْمَ مَا لَمْ يَدُلُّهُمْ عَلَى मा फ़ालू, वलो तलबुल इल्म, अगर वो इल्म हासिल करते, लम यदुल्लहुम अला मा फ़ालू, वो इल्म उनको इस गलत अमल पर नहीं डालता। ये कौन लोग हैं, ये खवारिज हैं। इस्लामी तारीख में सबसे पहला गुमराह फिरका खारजियों का फिरका है, जिन्होंने हज़रत अली को काफिर करार दिया और उनसे जंग की। हज़रत अली ने भी जवाब में उनसे जंग की, खलीफा थे मुसलमानों के वो, और उनको कत्ल किया। ये कौन लोग थे, ये पहले मुसलमान थे लेकिन इल्म सही नहीं था, सही फहम नहीं था, और गलत अंडरस्टैंडिंग की वजह से उन्होंने अपने दिल से कुरान का कुछ भी मतलब लिया और इसके बुनियाद पर हज़रत अली को और बहुत सारे सहाबा को काफिर करार दिया, यहां तक कि उनसे जंग के लिए खड़े हो गए। तो ये क्यों हुआ ऐसा, इसलिए हुआ कि इबादत करते थे लेकिन इल्म हासिल नहीं किया। तो गुमराही इल्म के न होने से आती है। इसको इब्ने अब्दुल बर ने जामे बयानुल इल्म में जिक्र किया है। इसी तरह से जहन्नम में जाने का सबब भी यही होगा बहुत सारे लोगों का कि उन्होंने इल्म से एराज किया, इल्म हासिल नहीं किया। कुरान करीम में अल्लाह ताला ने जहन्नमियों का कौल जिक्र किया है, وَقَالُوا لَوْ كُنَّا نَسْمَعُ أَوْ نَعْقِلُ مَا كُنَّا فِي أَصْحَابِ السَّعِيرِ سورہ ملک آیت نمبر 10۔ وَقَالُوا لَوْ كُنَّا نَسْمَعُ أَوْ نَعْقِلُ کہ جہنمی کہیں گے کہ کاش اگر ہم سنتے یا غور کرتے تو ہم جہنمیوں میں سے نہیں ہوتے، اگر ہم غور کرتے دین کی بات کو سمجھنے کی کوشش کرتے جہنمی نہیں ہوتے۔ چلو سمجھ میں نہیں آیا کم سے کم مان ہی لیتے سن کے تو بھی ہم جہنمی نہیں ہوتے، اگر ہم دین کی بات سنتے تو سمجھنے کی بھی توفیق ملتی تو ہم جہنمی نہیں ہوتے۔ تو جہنمی جہنم میں جانے کے بعد میں کہیں گے، اس بات پر افسوس کریں گے کہ انہوں نے دین کی بات نہیں سنی اور اس میں غور نہیں کیا، نتیجہ یہ ہوا کہ نہ ان کے عقیدے کی اصلاح ہوئی اور نہ ان کے اعمال کی اصلاح ہوئی اور وہ جہنم میں چلے گئے۔ تو دین کی بات نہ سننا، دینی مجالس میں حاضر نہ ہونا اور اسی طرح سے اس میں غور و فکر نہیں کرنا، یہ آدمی کے جہنم میں جانے کا سبب ہے۔ امام الشوکانی رحمۃ اللہ علیہ فرماتے ہیں، اَي لَوْ كُنَّا نَسْمَعُ مَا خَاطَبَنَا بِهِ الرُّسُلُ کہ اگر ہم اس بات کو سنتے جو رسولوں نے ہم سے کہی، او نعقل شیئا من ذلك یا اس کے کچھ حصے پر ہی غور کر لیتے سمجھنے کی کوشش کرتے، ما کننا فی عداد اہل النار ہم جہنمیوں میں ہمارا شمار نہیں ہوتا۔ تو یہ فتح القدیر جو ان کی تفسیر ہے اس میں انہوں نے بات کہی ہے۔ تو بہرحال علم کی مجلسوں سے اعراض، علم کی باتوں کو سننے سے پرہیز کرنا آدمی کی ذاتی جہالت اور دوسروں کی گمراہی کا سبب اس کو بناتا ہے۔ اللہ تعالی ہم سب کی اسے حفاظت فرمائے اور علم حاصل کرنے اور اس پر عمل کرنے اور اس کی دعوت دینے کی ہم کو توفیق عطا فرمائے۔ تو یہ ہمارا پہلا موضوع تھا جو علم اور اہل علم اور طلب علم اور حفاظت علم، ان ساری چیزوں کی اہمیت اور فضیلت سے متعلق تھا۔ اللہ تعالی ہم سب کو سمجھ عطا فرمائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔